نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير بارہ قرآن 2021 اس میں ہم اللہ تعالیٰ کی توفیق سے آج پارہ نمبر 7 کو دیکھیں گے اور الحمدللہ بنعمتہ تتم الصالحات یہ اللہ تعالیٰ کی خاص رحمت ہے کہ اس نے ہمیں ابھی تک 6 پاروں کے پڑھنے کے دوران اپنے دلوں کو دیکھنے کا موقع دیا. آج پچھلے پاروں کی طرح اس سال کا ہمارا جو موضوع ہے القلب الباحث عن الہدایہ, ہدایت کا طلبگار دل, اور اس دل میں کیا کچھ ہوتا ہے. یہ دل جب زندگی میں اب ہدایت کی طلب کو محسوس کرنے لگتا ہے پھر اس کے بعد زندگی کیسے بدلتی ہے, ترجیحات کیسے سیٹ ہوتی ہیں, یہی چیز ہمیں دیکھنی ہے. اس پارے کے مرکزی خیال میں جو آیت ہے وہ آیت نمبر 25 ہے سورۃ الانعام کی. وَمِنْهُمْ مَنْ يَسْتَمِعُ إِلَيْكَ وَجَعَلْنَا عَلَىٰ قُلُوبِهِمْ أَكِنَّةً, اور ان میں سے بعض ایسے ہیں کہ آپ کی طرف کان لگاتے ہیں اور ہم نے ان کے دلوں پر پردہ ڈال رکھا ہے اس سے کہ وہ اس کو سمجھیں, اور ان کے کانوں میں ڈاٹ دے رکھی ہے, یعنی ایک کورنگ ہے, ڈھکن ہے, اور اگر یہ لوگ تمام دلائل کو دیکھ بھی لیں تو بھی ان پر کبھی ایمان نہ لائیں, یہاں تک کہ جب یہ لوگ آپ کے پاس ہوتے ہیں تو آپ سے خامخواہ جھگڑتے ہیں. یہ لوگ جو کافر ہیں یوں کہتے ہیں, یہ تو کچھ بھی نہیں صرف بے سند باتیں ہیں جو پہلوں سے چلی آ رہی ہیں. آیت سورۃ الانعام میں آئے گی, جو پارے کے درمیان میں آپ کو اس کا انٹروڈکشن دوں گی تو آپ سمجھ جائیں گے, لیکن اس آیت کو سمجھنے کے لیے بتانا لازمی ہے کہ سورۃ الانعام نبی صلی اللہ علیہ وسلم پر مکی دور کے بالکل ایسے دور میں نازل ہوئی کہ جب دعوت دیتے دیتے کئی سال گزر چکے تھے, اللہ کے نبی نے حجت تمام کر دی تھی, آپ کو اللہ تعالیٰ نے بہترین طریقے سے ان کے سامنے ایک دائی بھی بنا کر بھیجا اور آپ انہی کی قوم کے لوگوں میں سے تھے, لیکن اس کے باوجود کچھ لوگ حق کو قبول نہیں کرنا چاہتے. تو آج ہمارا موضوع القلب الذی یقبل الحق, وہ دل جو حق کو قبول کر لیتا ہے. ایک طرف ہدایت کی طلب ہے اور دوسری طرف حق کو قبول کرنے کی استطاعت رکھنی ہے. یہ ہے وہ چیز جس سے آج کا پارہ ویسے بھی شروع ہو رہا ہے. وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ. تو یہ تو ہم آیت ترجمے میں پڑھیں گے, لیکن حقیقت یہ ہے کہ اس پورے پارے میں حق شناسی کی بہت بات ہے. اگر ہم دیکھیں صرف آپ کو دکھانے کے لیے کہ آپ اس ذائچے کو دیکھیں کہ اس پارے میں آپ کو حق سے متعلق کتنی آیتیں اشارتاً ملتی ہیں, جس میں سورۃ مائدہ کی آیت 83 میں ہم دیکھیں گے کہ جب دل میں کوئی تکبر یا تعصب نہیں ہوتا تو ایک آیت بھی ہدایت کا ذریعہ بن جاتی ہے. پھر اس کے بعد آیت 84 میں زبان سے قول بن کر ہدایت نکل آتی ہے, یعنی ان لوگوں کو سنتے سنتے سالہا سال نہیں ہوئے کہ سن سن کے ابھی تک بھی ان کے دل نہیں کھل رہے اور ان کو یقین ہی نہیں آیا کہ اسلام سچ ہے یا اس قرآن کی بات کو سننا اور ماننا ہے اور اس حق کو سنتے تاپر میں ہمیشہ اپنے لیے سوچے. غیر مسلم کو تم اسلام کی دعوت دیتے ہیں کہ تم اسلام قبول کرو, لیکن مسلمان کو قرآن کی دعوت دی جاتی ہے کہ تم قرآن قبول کرو. کچھ لوگوں کو ایک میسج ملتا ہے اور وہ چل پڑتے ہیں اور پھر ایسے چلتے ہیں کہ دوسروں کو چلانے والے بن جاتے ہیں, اور کچھ لوگ بار بار بیکار طریقے سے اس حد ہدایت کی دعوت کو اتنا ڈیلے کر دیتے ہیں کہ وہی بات ادھر فٹ ہوتی ہے کہ ہدایت ایک غیور مہمان کی طرح ہمارے دل پر دستک کرتی ہے. جب اندر سے دروازہ نہ کھلے تو وہ روٹھ جاتی ہے اور واپس چلی جاتی ہے. پھر دوبارہ آپ کو تڑپنا پڑے گا, پھر آپ کو دوبارہ اللہ تعالیٰ سے دعائیں کرنی پڑیں گی کہ اہدنا الصراط المستقیم, پھر کہیں جا کر وہ ہدایت واپس آپ کے میرے پاس آتی ہے. تو لہٰذا اگر اس وقت ہدایت کی طلب کے ساتھ آپ سن رہے ہیں और हक को कबूल करने की दिल में ख्वाहिश जाग चुकी है तो देर न कीजिए, या फिर वही खाने पीने की बात ही जहन में रखिए कि भूख लगे तो खा लेना चाहिए। डॉक्टर्स भी कहते हैं कि जब भूख लगे और ना खाएं तो मैदे की दीवारें खुद अपने उस एसिड की वजह से जलने लगती हैं जिसने खाने के इंतजार में अपने आप को रखा था, यानी वो एसिड जो खाने को हजम करता है। और अगर खाना ना आए तो फिर वो मैदे की दीवारें ही खाएगा ना। ये ऐसी है जैसे पतीली खाली चूल्हे पर रख दे, खाना होगा तो खाना पकेगा और खाना ना हो तो पतीली जलेगी। बिल्कुल इसी तरह मेरे एक एक इस जुमले को दिल की दीवारों पे लिखिए। अगर इस वक्त हिदायत की तलब जाग चुकी है अब ना पलटिएगा, और हिदायत की तलब के जागने के बाद क्या करना पड़ता है, हक को कबूल करना पड़ता है, जैसे भूख लगने के बाद खाने को कबूल करना पड़ता है। बिल्कुल इसी तरह से आप ऐसी चीजों को अगर अपनी जिंदगी में जगह देना चाहें तो फौरन कबूल कीजिए। और आज के दौर में हक क्या है? अल कुरान हक है, अल्लाह की बात, रसूल की बात, इससे बड़ी हक वाली कोई चीज हो नहीं सकती। तो लिहाजा हक को कबूल कर लेना चाहिए। फिर आयत मायदा की, सूरत मायदा की आयत नंबर 105 में हम देखेंगे, अलैकुम अनफुसकुम ला यदुर्रुकुम मन दल्ला इज़ा इहतदैतुम। बस दफा लोग दूसरों को दलील बनाकर खुद को हक से पीछे कर देते हैं। लोग वो नहीं चाहता, वो नहीं पसंद करता, मेरे हालात ठीक नहीं, ये है वो। अल्लाह फरमाते तुम खुद अपनी हिदायत की फिक्र करो, फिर तुम्हें कोई भी गुमराह नहीं करेगा। फिर आयत 108 मायदा में हम देखेंगे कि अल्लाह ताला फासिकीन को हिदायत नहीं देता, किस तरह से कि हक उनके लिए खुल भी जाए तो वो नहीं आते। इस वक्त दुआ कीजिए अपने लिए, कह मेरे मालिक मेरे लिए अगर इस वक्त हिदायत की का रास्ता खुल गया तो फिर मुझे इसके बाद अब इधर अंदर दाखिल कर ले। बिल्कुल ऐसी है मेरे जहन में कि एक शख्स दरवाजे पे नॉक कर रहा है, नॉक कर रहा है, नॉक कर रहा है। अब दरवाजा खुल गया, अंदर से ऐसे लोगों को जिनके लिए दरवाजा खुल जाए फिर अंदर आ जाना चाहिए, जबकि अंदर से कोई वेलकम भी कर रहा हो और कोई बहुत अच्छा वेलकम ना भी करे ना तो फौरन एंटर हो जाए। बस जो हम लोगों का नाम लेते हैं, फुलां पसंद नहीं करता, उसका बात करने का अंदाज अच्छा नहीं, फुलां बड़े क्रिटिकल हैं, फुलां की बात जजमेंटल है, भाई आपको क्या लगे? अगर आप हिदायत की तलब रखते, अब देखिए कि आपको भूख लगी हो तो क्या आप पतीली की बात करेंगे, खाने की बात करेंगे? सोचिए जरा। चलिए इस भूख को भी छोड़ दीजिए, बीमारी, डॉक्टर पे गए। कभी आज तक आपने किसी ऐसे डॉक्टर की दवा खाने से इनकार किया जो गुस्से से देता है और वो कड़वी गोली देता है और वो आपको ये कहता है और वो कहता है? बीमार हैं, बीमारी दूर करनी है, लिखिए हिदायत से दूरी को बीमारी समझिए, क्योंकि ये आपको ऐसी जहन्नुम की तरफ ना ले जाए कि जहां से निकलने का कोई रास्ता ना मिले। तो लिहाजा लोगों का नाम लिए बगैर खुद अपने आप को हिदायत पे रखिए, और उसके बाद जब सूरत अल-अनाम शुरू होगी तो वहां भी आपको इंशाल्लाह अगली आयतें, सिर्फ नंबर बोल देती हूँ कि आपको सिर्फ इस बात का आज यकीन आ जाए कि ये पारा कैसे कबूलियत हक की दावत से भरा पड़ा पारा है। हम सूरत अल-अनाम की पहली ही आयत में अंधेरे और रोशनी का फर्क देखेंगे। फिर आयत 7 से 8 में हिदायत की तलब जब ना हो तो इंसान नित नए मुतालबे शुरू कर देता है। फिर आयत 10 से हमें पता चलता है कि अल्लाह ताला सबको हिदायत दे देता है, जो दीन से दूर होते हैं उनको भी मिल जाएगी, जो जहालत में उनको भी मिल जाएगी, लेकिन मुस्तहज़ीन को नहीं देता। जो दीन का मजाक उड़ाने लग जाए उसको हिदायत नहीं मिलती, हक के लिए उसका रास्ता नहीं खुलता। और आयत 12 से पता चलता है कि कतब अला नफ्सिही रहमा, हक को कबूल करो वो जात जिसने अपनी जात पे रहमत को अपने नफ्स पे रखा है वो जरूर तुम्हें कबूल करेगा। फिर आयत नंबर 15 से पता चलता है कि सारी दुनिया भी गुनाह की दावत दे, इंसान को अल्लाह सुभाना ताला ने इस बात का यकीन दिला दिया है कि अगर उसको अल्लाह की पकड़ का डर हो, इन्नी अखाफ इन असईत रब्बी अजाब यौम नजीम, तो बड़ी से बड़ी गुनाह की दावत पे इंसान ये कह सकता है कि भाई मुझे तो अल्लाह से डर लगता है कि कहीं वो मुझे अजाब में ना पकड़ ले। फिर आयत 20 से पता चलता है कि मदीना वालों ने नबी सल्लल्लाहु अलैहि वसल्लम को पहचान भी लिया था, लेकिन यारिफूनहु कमा यारिफूना अबनाहुम, तासुब ने हक को कबूल नहीं करने दिया। और फिर इसी तरह से आगे आयत 71 है, 75 से 83 में हजरत इब्राहीम अलैहिस्सलाम का मुशाहदा हक है। आज बहुत सारे लोग एतराज करते हैं कि जो बच्चे गैर मुस्लिम घरों में पैदा हो गए तो फिर वो क्यों इस्लाम को समझे, क्यों हमारे बच्चे उनका दीन ना समझ जाएं। तो आज के इस बारे में आपको इसकी दो मिसालें हैं। पहली आयत है ये निजाशी हबशा से आने वाला गिरोह और उसके साथियों की बात थी, और इसके बाद इसमें आपको हजरत इब्राहीम अलैहिस्सलाम के मुशाहिदा हक और इस्लाम की तरफ आने और अल्लाह की को पहचानने की बात है, जबकि वो एक बिल्कुल अंधेरे माहौल में पैदा हुए थे। फिर इसके बाद हम देखेंगे 87 आयत में अंबिया की हिदायत और उनके हक की तरफ बुलाने का तस्करा, और पारे की आखिरी आयत भी, यानी ये वो पारा है जिसकी पहली से लेकर आखिरी आयत तक हक हक और हक। पहली आयत में भी लिख लें कि वो लोग जिन्होंने सिर्फ सुना और मान गए, और आखिरी आयत में वनुकल्लिबु अफिदतहुम वअबसारहुम कमा लम युमिनु बिही अव्वल मर्रा। अल्लाह कहते हैं जब बार बार हक की पुकार पे तुम लब्बैक नहीं कहते तो मैं तुम्हारे दिल और तुम्हारी आंखों को फेर देता हूँ, क्योंकि पहली बार क्यों नहीं माने। और वह नजरुहुम फी तुग्यानिहिम या महून, फिर उनको उनकी तुग्यानीमन की सरकशी में बहकने देता हूँ। यानी एक कॉल है सख्ती वाली कि अगर अब भी कुरान के 6 पारे सुनने के बाद, हिदायत का दरवाजा खुलने और खटखटाने के बाद भी तुम न मानोगे, पलट जाओगे और इसी तरह से उठ जाओगे जैसे यहां बैठे थे, तो याद रखो कि फिर तुम्हें अल्लाह ताला को कुछ भी इल्जाम देने की जरूरत नहीं है। तो वापस आइए, अल कल्बुल्लज़ी यक़बलुल हक़, वो दिल जो हक को कबूल करता है। क्या होगा अगर हक को कबूल किया जाए? पहली तो बात यह है कि हक को कबूल करने से क्या मुराद है, तो लिखिए बातिल पर न अड़ना और हक बात को मान लेना, इसको कबूल हक कहते हैं। आज हम मुसलमान बोन मुस्लिम हैं, इस्लाम का नाम लेकर पैदा हुए, एक कान में अजान थी तो दूसरे में तकबीर थी, इसके बावजूद बहुत सारे लोग दुनिया में आज बातिल पे अड़े रहते हैं, कभी खानदान के नाम पे, कभी बिरादरी के नाम पे, कहीं किसी और नाम पे। तो ऐसे लोगों के लिए अल्लाह सुबहान तआला ने ये बात बता दी कि जो लोग बातिल पे फिर भी अड़े हैं कि आज हम मुसलमान होकर इस्लाम की एक अच्छी पूरी तस्वीर बने हुए हैं, नहीं है, तो फिर ये बात हमारे लिए है कि हमने अपनी बातिल चीजों को पीछे करके अल्लाह ताला की बात को मानना है। फिर अगला बात ये है कि जब हम हक को कबूल कर लेते हैं तो हमें क्या मिलता है, क्योंकि आज असल में यही चीज है ना कि हमें इससे फवायद लेने हैं। तो फवायद कबूल हक के फवायद पे जब नजर लेंगे तो याद रखिए हक बात कबूल करने वाले को लोग पसंद करते हैं। हक बात कबूल करने वाला तकब्बुर से दूर होता है, क्योंकि किसी को खुद से हकीर समझना और हक बात कबूल न करना ये तकब्बुर की अलामत है। फिर इसी तरह कबूल हक आजजी की अलामत है, कबूल हक सालेहीन और नेक लोगों का तरीका रहा है। हक कबूल करने के सबब इंसान फजूल बहस मुबासे से बच जाता है, और हक बात कबूल करने वाले की लोगों में कदर मंजिलत बढ़ जाती है। हक बात कबूल करने वाला झगड़ों से बचा रहता है, और हक कबूल करने के सबब इंसान इनाद हक और इसरार बातिल से बच जाता है। यानी हक से जो इनाद और एक दिल में एक बुगस आता है ना, वो खत्म हो जाता है। क्या पता चला? यहां बैठे बैठे नियत कीजिए, जिस दर्जे का हक मेरी जिंदगी में पेश किया जाए मैं उसको कबूल करूंगी, और अल्लाह भी हक है, उसका रसूल, उसकी बात, उसका नबी, ये सारे हक हैं। सवाल लिखिए कि अगर हम हक बात कबूल ना करें तो इसका क्या नुकसान होगा, और यहां तो ये बड़ा बड़ा लिख लीजिए कि तकब्बुर वाले दिल हक कबूल नहीं करते। यहां इस पारे को पिछले पारे के इस आखिरी जुमले के साथ भी अभी ले लीजिए, पारे का रब देखिए। आखिरी आयत में हमने देखा था अल्लाह ताला ने फरमाया था लतजिदन्ना अशद्दन्नास यदावतल लिल्लज़ीना आमनुल यहूद, والذين اشركوا ولتجدنهم اقربهم مودة للذين امنوا الذين قالوا انا نصارى. یعنی نصارى کے دل نرم ہوتے ہیں, حق کو قبول کرنے میں یہ نرمی دکھاتے ہیں. پارے کی پہلی آیت میں ہی اس کی عملی مثال دی گئی. تو جب لوگ حق بات کو قبول نہیں کرتے تو پھر کیا ہوتا ہے؟ پھر یاد رکھیے کہ انسان کی زندگی ایک ایسے کنارے پہ چلی جاتی ہے کہ جس کے بعد آپ واقعی محسوس کرتے ہیں کہ اس کی زندگی بگڑ گئی ہے. حق بات قبول نہ کرنے والے کو لوگ حق کی تلقین کرنے سے رک جاتے ہیں, کہتے ہیں اس نے تو ماننا ہی نہیں. آپ نہیں کہتے اپنے بچوں کو یہ ڈھیٹ ہو گیا, یہ سخت ہو گیا, ذرا سے اپنے آپ کو ریلیکس کیجئے, کہیں میرے اوپر وہ وقت نہ آ جائے کہ بلانے والے مجھے بلانا چھوڑ دیں, بتانے والے مجھے بتانا چھوڑ دیں, سمجھانے والے مجھے سمجھانا چھوڑ دیں. کتنا بڑا ایک مرحلہ ہوگا. اور یہ پارے کے آخری آیت پہ بھی رکھ لیں, یہ مہر ہوگی وَنُقَلِّبُ أَفْئِدَتَهُمْ. پھر اللہ پھیرتا ہے. آپ بھی کسی کو بار بار تو نہیں بلاتے, آپ ایک دفعہ کسی کو کھانے پہ بلائیں وہ نہ آئے, دوسری بار بلائیں اور دل میں بھی کچھ رکھا ہو تو آپ کہیں گے نہیں تو نہ صحیح. اللہ تعالیٰ حق بات سے انکار پر زیادہ دیر تنگ نہیں کرے گا آپ کو. مجھے کھڑے ہو جائیں, سیدھے ہو جائیں. خوش قسمت ہیں کہ آپ کو اللہ نے ڈاکٹر کی دکان پہ بلا لیا. قرآن سے بڑی کتاب کوئی نہیں ہو سکتی جو ڈاکٹری کا کام کرے. ڈاکٹر تو کیا کرے گا, قرآن تو اس سے بھی بڑی بات ہے. اور ایک بات آج لکھ لیجیے اپنے دل کی تختی پہ, حق بات قبول نہ کرنے والوں کو لوگ ناپسند کرتے ہیں. ایسی لڑکیاں خوبصورتی میں چاہے بے مثل ہو, لوگ اپنی آنکھیں ان سے ٹھنڈی کریں گے لیکن شادی نہیں کریں گے. ایسے مردوں کو جن کا ذرا سا ایسا کوئی بزنس ہو, کوئی شریف مرد نہیں چاہے گا کہ اس کی بیٹی اس کے ساتھ بیاہی جائے. لوگ صرف آپ کی وجہ سے اپنی اشتہا پوری کرتے ہیں, شہوت پوری کرتے ہیں آپ کی وجہ سے. پسند کبھی نہیں کریں گے, اپنے لیے کبھی پسند نہیں کریں گے. اور اسی طرح حق قبول نہ کرنے والا اصرار کرتا ہے باطل پہ, اور حق سے اس کو انعد ہوتا ہے, اس کو پھر دین والے اچھے نہیں لگتے. یہ مولوی, یہ فلاں, یہ درس والے, یہ بڑے ایسے, یہ بڑے ریجٹ ہیں, یہ وہ باتیں کرنے لگتا ہے. اور پھر اس کا ایک نقصان لکھے, جب آپ غلط چیزوں میں پڑ جاتے ہیں, حق قبول نہیں کرتے تو آپ میں تکبر آتا ہے. پھر آپ ہر وقت اپنے کندھے تھپ تھپاتے ہیں, میں اتنا اچھا ہوں, دیکھو مجھے کتنے لوگ پسند کرتے ہیں, دیکھے میرا کام کتنا ہے, دیکھے میری فلاں چیز, میری فلاں چیز. ہر رنگ میں اس کو آپ اپنے اوپر, ہر ایک اپنے اوپر دیکھ سکتا ہے. اور اسی طرح سے یاد رکھیے کہ حق بات نہ ماننے والا جھگڑے سے بچ نہیں سکتا. آج بارے میں آپ شراب کا تذکرہ پڑھیں گے, جوئے کی باتیں ہوتی ہیں, اور آپ حیران ہوتے ہیں کہ سب سے زیادہ جھگڑے. امریکہ کی ایک رپورٹ مجھے یاد آ گئی اس وقت بات کرتے کرتے, کہ شراب خانوں میں سب سے زیادہ اس کے ارد گرد قتل ہوتے ہیں, کیونکہ ایک برائی دوسری, اور جھگڑے, لڑائیاں اور یہ کچھ. پھر اس طرح حق بات قبول نہ کرنے والا فضول بحث اور مباحثے میں مبتلا ہو جاتا ہے, اور حق بات نہ ماننے والوں کو لوگوں کی نظروں میں ذلیل ہونا ہی پڑتا ہے. اللہ تعالی ہمیں اس سے بچا کے رکھے, اور ان ساری چیزوں کو اپنے اندر ہم لا سکے تو ضرورت اس بات کی کہ حق بات کو قبول کر لیں. کیسے کریں؟ جو اس وقت اللہ نے طریقہ دیا ہے, قرآن پڑھ رہے ہیں, اچھے اچھے لوگوں کی باتیں پڑھا کرے, دیکھا کرے. قرآن اور حدیث میرے آپ کے لیے حق بات کے لیے بہت خوبصورت ہے. اگر آپ کو بھی یہ بوجھل لگتا ہے تو صحابہ کرام کے حالات پڑھیے, اقوال پڑھیے, آپ تابعین, تبع تابعین, آئمہ کرام, محدثین کرام, اولیاء کرام, جو اللہ کے نیک بندے گزر چکے ہیں, آپ ان کی باتیں پڑھیں. اور اپنی زندگی میں یہاں بیٹھے بیٹھے کسی بھی ایسے بندے کی صحبت اختیار کیجئے جو آپ کو حق کی دعوت دیتا ہے. اور الحمدللہ ہم سب قرآن کی صحبت حاصل کر چکے ہیں, اور اللہ کرے کہ یہ اب مرتے دم تک ہمارے ساتھ ہی رہے. اور اسی طرح سے ایک بات آپ کو حق کے رستے کی جو بہت بڑی رکاوٹ لگے گی, وہ کیا ہے؟ ذاتی مفادات کو بالائے طاق رکھیے. حق اپنانے میں ضرور کچھ نقصان ہوتا ہے, مان لیجئے, چاہے رشتے بگڑتے ہیں, چاہے خاندان بگڑتے ہیں, کبھی جھڑکیاں پڑتی ہیں. آپ مکہ کا وہ دور یاد کر لیجئے کہ گھر گھر میں جھگڑے بھی تھے, اور بچے اور ماں باپ میں اختلاف تھا. تو اپنے فائدوں سے اوپر اٹھیے, کیونکہ فائدہ بہت ہے. نہ جانے کیوں یہاں تذکرہ ذہن میں خیال آ گیا, جو لوگوں سے بھی سنا ہوا, اور ایک آدھ میں نے آرٹیکل بھی اس طرح کا پڑھا, کہ جو جمشید صاحب, اللہ تعالیٰ ان کو بہترین جگہ دے اور ان کے درجے بلند کرے, اپنے دور کے ایک معروف سنگر تھے. اب سنگر ہونا ایک الگ بات ہے, لیکن جب اس کی ارد گرد کی ساری چیزوں کو دیکھیں تو اس میں اللہ کی حدیں ٹوٹتی ہیں, عورت اور مرد کا فرق مٹ جاتا ہے. اور باقی ہے, جب ہدایت پہ آئے تو انہوں نے کیا چھوڑا؟ فیم چھوڑا کہ اللہ نے نہیں دیا, دولت چھوڑی मैंने कहीं उनका पढ़ा था कि 1 रुपया रह गया था, शायद 1 रुपया भी नहीं था इनके पास जब इन्होंने ये कपड़े का बिजनेस शुरू किया था, और कहा था कि अल्लाह तेरा हिस्सा है। अल्लाह ताला ने, ये बातें सही होंगी, हम तो अच्छा गुमान करके कह रहे हैं, मेरी पर्सनल एफिलिएशन तो कोई नहीं उनसे, लेकिन मुसलमान होने के नाते मैं हर अच्छे मुसलमान की बात करनी चाहिए। अल्लाह ने इज्जत दी, दौलत दी, सब कुछ दिया। आज अगर आपको हक लेने के लिए, अल्लाह की बात मानने के लिए कोई नुकसान उठाना पड़े, बिस्मिल्लाह कीजिए, फिर तकब्बुर खत्म कीजिए, खुद पसंदी खत्म कीजिए, और एक और चीज, हुब्बे जाह और तलबे शोहरत को खत्म कर दीजिए। कभी कभी ये चीजें पांव की बेड़ियां बन जाती हैं, लोग मुझे तो इतने लोग जानते हैं, आप वही बात के जितने गानों के एल्बम थे उससे ज्यादा अब आपको नातों के एल्बम दिखेंगे। कैट स्टीवन का नाम ले लीजिए, चले अगर आप पाकिस्तानी कल्चर से ऊपर उठना चाहते हैं तो आज के यूसुफ इस्लाम, कैसे उन्होंने जो छोड़ा अल्लाह ने दिया। और एक जुमला कहकर आपको आगे ले जाती हूं, अल्लाह कभी किसी का हक नहीं रखता। जब आप अल हक के साथ अपने ताल्लुक को जोड़ते हैं ना, तो वो हक देने वाला आपको आपके हक से बहुत ज्यादा देता है। लोग कुरान के पास नहीं आते, दीन पे नहीं आते, अपने बच्चों को हक नहीं देते हम, नहीं 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 ऐसे हो जाएंगे। कोई कहे किसी को अपने बच्चे को फुल टाइम इस्लामिक एजुकेशन दीजिए, कहते नहीं फिर वो डॉक्टर नहीं बनेगा, अच्छा फिर खाएगा कहां से। यानी नऊज़ुबिल्लाह ये सोच लिया कि पैसा खिलाता है, ऐसी बातें अपने दिल में भी कभी नहीं लानी चाहिए, क्योंकि ये अल्लाह सुबहान तआला ही खिलाता है। इसी निस्बत से आज की दुआ भी बहुत खूबसूरत है, जिसमें तड़प कर मांगेंगे तो मिलेगा, और तहज्जुद की दुआ है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की प्यारी प्यारी सिखाई हुई दुआओं में से एक दुआ, अल्लाहुम्म रब्ब जिब्राइल व मीकाईल व इसराफील फातिरस समावाति वल अर्द आलिम الغیب والشهادة انت تحكم بين عبادك فيما كانوا فيه يختلفون اهدني لما اختلف فيه من الحق بإذنك انك تهدي من تشاء الى صراط مستقيم। इतनी जारी है इस दुआ में, और कभी आप अकेले में रात को बैठकर पढ़े और जाए नमाज पे खड़े होकर मांगे, तो ऐसे लगता है कि अल्लाह ताला बिल्कुल आपके घर की छत के ऊपर से झांक के कहता है कि ऐ मेरी बंदी और ऐ मेरे बंदे, अब तू ठीक जगह पे आ गया, अब मैं तुझे अपने घर से खाली नहीं छोड़ूंगा। हम भी घर आए मेहमान को खाली नहीं छोड़ते, घर आए फकीर को कोई ना खाली छोड़े, तो कभी अल्लाह के सामने फकीर बन के जाया करें, और कभी अल्लाह ताला के सामने मेहमान बन के जाया करें, कभी उसके साथ लाड और प्यार और मोहब्बत का मामला करें, और कभी आहोजारी, कभी उसके साथ आगे जाकर अल्लाहुम्मा इन्नी अब्दुका इब्नु अब्दिका बन के बात किया करें, और कभी लाड किया करें कि अल्लाह ताला फिर बताओ मैं किधर जाऊं और किससे मांगूं, और मेरा कौन है, किसकी तरफ जाऊं, कौन मेरी मदद करेगा, तू मुझे बता दे कि मैं किधर जाऊं। इस तड़प के साथ दुआ मांगे। आपको कोई बंदा हिदायत नहीं दे सकता, और कोई बंदा आपको हिदायत से रोक नहीं सकता, अगर अल्लाह ताला आपके लिए ये फैसले फरमा ले। और जितना ज्यादा आपकी तड़प होगी, तलब सच्ची होगी, ये कैसे हो सकता है कि वो ना दे। मेरे घर कोई आना चाहे तो क्या मैं उसको घर का रास्ता नहीं बताऊंगी। आपने तलब रखकर 6 पारे पढ़ लिए, सुन लिए, अल्लाह ने आपको जमा दिया, चले कुछ छूट भी गया, लेकिन फिर भी आप अभी भी कुछ ना कुछ तो सुन ही रहे हैं, अल्लाह को पता लग गया कि आप संजीदा हैं, आप अपनी तलब में अपनी तड़प में बिल्कुल संजीदा हैं, तो अल्लाह सुब्हान व तआला आपको जरूर रास्ते दिखा रहा है और दिखाएगा। आपका इस वक्त मेरी इस बात को सुनना इस बात की दलील है कि अब अल्लाह ने आपके लिए मामला बेहतर कर दिया है, और आपको अल्लाह ताला मायूस नहीं करेगा। फिर इसके बाद दुआ का तर्जमा देखिए, और इसके ऊपर आपने बिल्कुल अपने आप को एक ऐसे बर्तन की तरह महसूस करना है कि जो अल्लाह से खैर मांग रहा है, कह दें रब खैर पा दे, हिदायत की खैर पा दे, हक की हिदायत पा दे, अल्लाह मुझे परेशान न रखना, अल्लाह ताला मैं जाया हो जाऊं, अल्लाह ताला मेरी माँ ने मुझे इसलिए पैदा किया, अल्लाह मैं आग में चला जाऊं, अल्लाह मैं परेशान, अल्लाह ताला तू मुझे बाद में जलाना चाहता है, अल्लाह मेरा बुरा अंजाम हो जाए, ऐसा हो जाए, वैसा हो जाए, ऐसा न करे। आप देखेंगे कि आपका दिल यहां बैठे बैठे आपको बताएगा कि अल्लाह ताला ने आपके दिल की बात सुन ली है। ऐ अल्लाह, जिब्राइल, मीकाईल और इसराफील के रब, आसमानों जमीन के पैदा करने वाले, गायब और हाजिर के जानने वाले, तो अपने बंदों के दरमियान फैसला करेगा जिनमें वो इख्तलाफ करते हैं, इख्तलाफ की इन बातों में तू मुझे अपनी तौफीक से हक की राह दिखा दे, क्योंकि तू ही जिसे चाहता है सीधे रास्ते की तरफ हिदायत देता है। हकीकत यह कि आज का दौर यही दौर है, इंसान को ये तक नहीं पता चलता कि हक क्या और बातिल क्या, क्योंकि इंसान ऐसी चीजों के अंदर पढ़ के अपने आप को जाया कर रहा होता है कि वो हर बंदे ही अपने आप को हक पे कहता है। मैं रात को ऐसे ये मौजू देख रही थी तो एक बहुत पुरानी किताब मेरे हाथ लग गई और स्लीप टूट गई। तो उसका टॉपिक भी, उससे एक सीडी भी बनी थी, बहुत लोगों को उससे फायदा हुआ था, पीटर से अब्दुल्ला तक कुछ ऐसा ही मामला था। तो उसमें उस शख्स ने जो अपना सफर बताया कि मैं कैसे लुढ़कता पुढ़कता इस सही हक पे पहुंचा, क्योंकि जब वो मुसलमान होने से पहले दूसरे मजाहिब में छांटता रहा तो उसका दिल हिदायत पे ठुका, और हिदायत पे जब वो ठुका तो फिर इस्लाम तो लेना है, कबूल करना है इसको, तो उसने सोच लिया तो अब इस्लाम कौन सा लूं, शिया लूं, सुन्नी लूं, वहाबी लूं और बरेलवी बनूं और जो भी, यानी मुख्तलिफ नाम थे। वो नए बंदे को तो नहीं पता ना कि क्या नाम है, वो कितने साल कितने मुख्तलिफ फिरकों मसलकों से घूमता घामता वापस पहुंचा और फिर कहीं उसको इस्लाम मिला, सच्चा इस्लाम, कुरान वाला इस्लाम, अल्लाह और उसके रसूल की बात वाला इस्लाम, काल अल्लाह व काल रसूल वाला इस्लाम उसको मिला। तो याद रखिए, आज भी बहुत सारे लोग भटक रहे हैं। तो आपको अल्लाह ने अगर कुरान दिया है, इससे ऊपर क्या है? अल्लाह ताला कुरान में खुद कहते हैं फमाज़ बाद अल हक इल्ला दलाल, हक छोड़ोगे तो जलाल ही मिलेगा, और फबियई हदीस बादहु युमिनून, क्या इस बात को और इस किताब को पढ़ के तुम्हें हिदायत ना मिली तो फिर कब मिलेगी, तुमने क्या सोचा है अपने बारे में। तो ये वो चीजें हैं कि जिसको जब बंदा तलब से रखता है तो उसको फायदा होता है। और आप देखिए कि जब आप को एक जगह से हिदायत मिल चुकी गई तो फिर आपको क्या करना है। आज का दौर फितनों का दौर है, और जब से खासतौर पर नेट मीडिया आम हुआ है ना, तो उसमें एक चीज हो गई, और वो क्या है कि हम इधर उधर लुढ़कते रहते हैं। हक मिल भी चुका होता है फिर भी हमें हक समझ नहीं आता। मैं अल्लाह सुब्हानहु तआला के मामलात पे बहुत ही हैरान हूँ। देखिए, मैं यहाँ के पढ़ाती हूँ ना, तो आपको मैं सिर्फ किताबों से कैसे पढ़ाऊं, किताब तो आपके भी पास है, मुझे आपको जज्बात के साथ पढ़ाना है। मुझे अल्लाह ताला जैसे तैयारी करवाते हैं इसका आप अंदाजा नहीं लगवा सकते, क्योंकि मैं आखिरी वक्त तक इस बारे को छांटती हूँ, और अल्लाह जज़ाए खैर दे मेरे उन साथियों को जो आखिरी वक्त तक मेरे साथ चलते हैं। क्योंकि जब मैं चेंज करूंगी या जो मुझे कोई चीज ऐड करनी है तो मुझे आपको भी देनी है, मैं खुद तो बोलती रहूं। और यकीन कीजिए कि आज सुबह मुझे एक मैसेज मिला, जो चीज मेरे लिए अट्रैक्शन का जरिया बनी वो क्या थी, एक नाम, पुराने मेरा फोन में सेव किया हुआ एक नाम जो कब मेरे दिल में रहने वालों में से एक का नाम है, मेरी पुरानी साथी। यानी पहले तो वो नाम अट्रैक किया, अब टाइम ना लगे तो मैं आपको सिर्फ एक दो जुमला ही बताना चाहूंगी। तो जब मैंने वो नाम देखा तो मैं एकदम, जाहिर है कि आप भी तो ऐसे ही करेंगे ना अगर आपको किसी प्यारे का नाम मिले, मैंने फौरन मैसेज खोला, हालांकि मैं नहीं खोलती सुबह मैसेजेस। फिर उससे जो दूसरी चीज मुझे ट्रैक की, पहले मैं मैसेज सुनती नहीं हूँ सुबह किसी के मोस्टली, जब तक कोई मुझे कहे ना कोई अर्जेंट है, उस पर लिखा हुआ था 20th दौरे कुरान मुबारक। अब फिर मैं लटक गई, मैंने सोचा कि ये 2021 की मुबारकें दे रहे होंगे जैसे लोग देते हैं, कोई बहुत सारी आती रहती हैं। लेकिन जब मैंने वो स्क्रीन देखी, उसका मफहूम ये था, इंग्लिश का मैसेज था कि 20वां दौरे कुरान आपको मुबारक हो। अब तो फिर मैं जरा सी सीधी हुई, तो जब मैंने प्ले किया तो ये सुनिएगा, सिर्फ चंद सेकेंड, ये तहदीस नेमत और उनकी इजाजत से आपको सुना रही हूं, फिर बाद में मैंने उनसे इजाजत ली। आप देखिए कि हक जब मिल जाता है ना, बंदा 20 साल बाद भी उसको नहीं भूलता। जिस एक मिनट सुनाती आपको दोबारा, यानी जब जिस बात से आपका दिल खुलता है ना, आप कभी उस बात को भूल नहीं सकते। और सुनिएगा,
अल्लाह ताला से दूरी महसूस होने लगी थी और मैं परेशान थी, इसीलिए ढूंढ रही थी रास्ता। यकीन नहीं आ रहा कि ढूंढते ढूंढते अल्लाह ताला ने वापस आप ही के पास पहुंचा दिया। अल्हम्दुलिल्लाह, अल्लाह ताला आपको भी तहाशा अजर अता फरमाए, और मैंने जो भी काम किया है अल्लाह ताला उसको कबूल कर ले और आपके लिए बेहतरीन सदका जारिया बन जाऊं, आमीन।
अब ये आवाज आपको क्या लगे, किसकी है, आपको क्या लगे? मुझे लगे, फिर मैंने उनसे जरा सी कॉन्वर्सेशन की तो वो वहीं थी उसी वक्त। फिर उन्होंने तकरीबन अपनी 10 मिनट की ऑडियो रिकॉर्ड करके भेजी कि मेरी हिदायत का सफर कैसे आज से 20 साल पहले शुरू हुआ था। ये वो साथी है, मैं स्टूडेंट नहीं कहती, साथी भी, और माशाल्लाह फिर बाद में बहुत मतलब अल्लाह ने और भी चीजों में इनको डाला, लेकिन ये है कि ये मेरे पहले दौरे कुरान में थी, तो इनको याद था कि मैं अपनी जिंदगी का इनके सामने 20वां दौरे कुरान इस वक्त करा रही हूं। और वो ऑडियो आपको ग्रुप में भेज देंगे अगर आप चाहेंगे बाद में, साथी जो भी चाहे, तो यहां तो नहीं सुना सकते, लेकिन उन्होंने कहा है कि मेरी ऑडियो सुना है। स्लीवलेस पहन के आने वालों में से ये अल्ट्रा मॉट, यानी वो खानदान के जिसमें हक का कोई नाम भी नहीं, बस वो नाम इस्लाम का ही जो एक होता है वही था। लेकिन इन सिस्टर को अल्लाह ने चुना और आज देखिए इनको लगाया। उन्होंने कहा मैंने बहुत सोचा और मैंने इस साल फिर डिसाइड किया कि मैं आपका दौरा कुरान सुनूंगी और मैं वो ईमान नहीं पा रही जो मैं तब पाती थी जब मैं क्लासेस में आती थी। हालांकि मैं अभी भी फुल टाइम दीन ही के काम करती हूँ, लेकिन मुझे वो तड़प, वो चीज जो है मुझे अब लेनी है दोबारा। तो वो आपके साथ सुन रही है। आप देखिए कि आप इसको कभी खत्म नहीं कर सकते। जड़ों से कटता है तो दरख्त बिल्कुल पीछे होता है। अगर आपको इस वक्त कुरान की सूरत में ये हक का बात मिल रही है ना, तो फिर सिर्फ टेस्ट मत चेंज कीजिए, आपकी जिंदगी जाया हो जाएगी। वो फल कभी ना पका जो इधर से उधर लुढ़कता पुढ़कता रहा। और इस्तकामत कितनी बड़ी चीज है। और मुझे तो आज याद आया इनकी बात से, मुझे तो नहीं आता कि ये मेरा 20वां दौरा कुरान है। ये कुरान तो ऐसे लगता है कि जैसे आपका अपना शहर है, इसकी गलियां, इसके रास्ते, क्योंकि आपने इसमें जिंदगी गुजारी है। आपको अपने प्यारों का मिजाज समझ आता है ना, माँ को बच्चों का मिजाज समझ आता है, भाई बहनों का आता है ना। आप इस कुरान के साथ, इस हक के साथ जुड़ गए। अब आपको इसके बाद कहीं जाने की जरूरत नहीं है। सिर्फ टेस्ट चेंज होगा, सिर्फ शौक होगा पूरा करना, सिर्फ वो एक थोड़े दिन के बाद अब एक किस्म का कुछ कर ले। इस कुरान से आपको वो मिल जाएगा कि ये सीधा सबीलुल जन्ना में आपको ले जाकर जन्नत में पहुंचा देगा। और आप कहेंगे अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा वमा कुन्ना लिनहतदिया लौलान हदानल्लाहु। और ये यकीन कीजिए कि ये बातें बाहर बैठकर नहीं समझ आती। हाथ में मुसफ हो, कागज कलम हाथ में हो, दिल में मोहब्बत हो, बात कहने वाले की इज्जत हो, उससे कोई एफिलिएशन हो। और आज जिस हिदायत का हम पढ़ेंगे ना, ये जज्बाती हिदायत है। अभी आयत शुरू होगी तो आपके ऊपर एक बहुत बड़ा खजाना उल निकलेगा कि आखिर आज तक मैं गई कहां, आज मैं थी कहां, मुझे समझ क्यों ना आया। क्योंकि अल्लाह ताला ने ऐसे ही नहीं रास्तों में रखा हुआ हक, हक ऐसे ही नहीं अल्लाह ने रास्तों में डाला हुआ कि तुम भी चाहो भी ना तो मैं तुम्हें दूं। ये कोई फकीर की कोई दस्तक नहीं है कि आओ तुम लो भी ना तो मैं तुम्हें दे दूं। ये तो तड़प से रोने वो किसी की बात थी, अल्लाह ताला उनको भी जन्नत दे। आज पता नहीं क्यों पिछली ही बातें याद आई जा रही हैं। गुलाम मुर्तजा साहब थे, जब हम खुद छोटे थे तो वो टीवी पे आते थे, तो उनका एक जुमला मुझे याद है। उस दौर में हमारे वालिद उनको सुनते थे क्योंकि वही मेरे हाल एक ही ऑप्शन थी जो रिलीजियस प्रोग्रामों की उस वक्त आती थी। तो उनका एक जुमला मेरे कानों में आज भी रहते, बाद में मैंने भी उनको बहुत सुना। और वो कहते थे कि दुहाइयां देनी पड़ती हैं, झोलियां फैलानी पड़ती हैं, फिर अल्लाह हक देता। ये हिदायत ऐसे नहीं मिलती। आप हाथ में लॉलीपॉप लेकर और इस तरह इधर से उधर अपने आप को बिजी करते हुए हक सुनेंगे, हक नहीं मिलता। अल्लाह ने इसको बहुत आहों में, जारियों में रखा है, रातों की घड़ियों में अल्लाह के नबी ये दुआ मांग रहे हैं। तो आपको मुझे कैसे मिल जाए बाजार में? हम कहते हैं हम शॉपिंग मॉल में घूम रहे हैं, अल्लाह ताला फरिश्ते को कहना मुझे हिदायत जरा थोड़ी सी दे जाए, पर अभी नहीं चाहिए मुझे, हाँ थोड़ी देर बाद दे, जरा बच्चे की शादी हो जाए, अच्छा जरा मेरे ये हो जाए, सारे काम कर करा लूं ना, मैं सारा कुछ करके तौबा कर लूंगी। ला हौला वला कुव्वता इल्ला बिल्लाह। ऐसा गुनाह तो अल्लाह शायद ही माफ करे कि जिसमें पहले से आप नियत रखे बैठे हैं कि है ही अल्लाह बड़ा गफूर रहीम, तो फिर बाद में तो मैं उसे मंगवा लूंगी। तो बात यह है कि आपके मेरे लिए अपना रास्ता है। कोई किसी को कुछ ना कहे, ना मुझे आपकी परवाह है, ना आपको मेरी होनी चाहिए। जिसको अपनी जिंदगी में इस बात की फिक्र लग गई और आज पता भी लग गया कि मैं बीमार हूं, मैं रूहानी तौर पर बीमार हूं, फिर इलाज कर लीजिए। अभी सेहत की उम्मीद है, क्योंकि जिस वक्त पारे की आखिरी आयत पे पहुंचेंगे तो उस वक्त आपको पता चल जाएगा कि फिर जिंदगी की उम्मीद खत्म हो जाती है। हिदायत वाली जिंदगी ही असल में जिंदगी है, वरना तो जिंदगी बेबंदगी शर्मिंदगी। अल्लाह ताला आपको मुझे बचा दे। आगे देखिए, आज की हदीस भी बहुत ही खूबसूरत है। हर हदीस की तरह इरबास बिन सारिया रजी अल्लाह अन्हो से ये रिवायत है और मिशकातुल मसाबीह में 165 पे भी आप देख सकते हैं इसको। कहते हैं कि एक रोज नबी सल्लम ने हमें नमाज पढ़ाई, फिर आपने अपना रूहे अनवर हमारी तरफ किया तो एक बड़े बलीग अंदाज में हमें वाज और नसीहत फरमाई जिससे आंखें अश्कबार हो गईं और दिल डर गए। एक आदमी ने अर्ज किया, अल्लाह के रसूल, ये तो अलविदाई नसीहतें मालूम होती हैं। महसूस कीजिए जरा, मैं भी हर साल की तरह इस साल दौरे कुरान कराते हुए यही सोचती हूँ, शायद ये मेरा आखिरी दौरे कुरान हो, इसीलिए फिर हर दफा की तरह इस दफा भी मुझे तसल्ली नहीं होती कि नहीं मैं नहीं दो घंटे में कर सकती, कर भी सकती हूँ, लेकिन हक नहीं मारना चाहती किसी का। تو صحابہ کہتے ہیں کہ اللہ کے نبی کی باتوں میں اتنا سوز تھا، اتنا گداز تھا کہ ہمیں ایسے لگا کہ بس کوئی دنیا سے جاتے وقت جب کسی کو کچھ کہتا ہے، بس آپ ہمیں وصیت فرمائیں. تو آپ نے فرمایا، میں تمہیں اللہ کا تقوی اختیار کرنے، سننے اور اطاعت کرنے کی وصیت کرتا ہوں. میں بھی اگر آپ کو، اگر آپ مجھے کچھ تھوڑا سا بھی رسپیکٹ دیں، تو میں بھی یہی بات اپنے اور آپ کو کہوں گی. اللہ کا تقوی سنیے اور اطاعت کیجیے. سمینا و اطانا، خواہ وہ امیر خبشی غلام ہو. کیونکہ تم میں سے جو شخص میرے بعد زندہ رہے گا وہ بہت اختلاف دیکھے گا، پس تم پر میری اور ہدایت یافتہ خلفۂ راشدین کی سنت لازم ہے، پس تم اس سے تمسک اختیار کرو، یعنی کچلیوں سے پکڑ لو، اور داڑھوں، یہ جو ہوتی ہے نا داڑھے، پتہ نہیں اس کو کیا بولتے ہیں انگلش میں، یہ سائڈ کے جو دانت ہوتے ہیں، مولز کہتے ہیں کچھ اسی طرح کا لفظ ہے، یعنی پیچھے سے جو مضبوط دانت ہے نا اس کے ساتھ پکڑو، اور دین میں نئے کام جاری کرنے سے بچو، کیونکہ دین میں ہر نیا کام بدعت ہے اور ہر بدعت گمراہی ہے. تو حق لینا ہے تو بدعت چھوڑنی پڑے گی. کب تک لے کر پالیں گے ان چیزوں کو؟ اللہ تعالیٰ آپ کو مجھے ان چیزوں سے محفوظ رکھے. اپنے لیے دعا کیجیے. چند سیکنڈ ہم سب اپنے لیے دعا کرتے ہیں، کیونکہ دوسروں کی دعائیں بھی اس کو ہی لگتی ہیں جو اپنے لیے خود دعا کرتا ہے. اور آپ کا میرا اپنے لیے دعا کرنا اس وقت، اللہ تعالیٰ کو بھی یہ منظر اچھا لگے گا کہ یہ بندہ ہر ممکن طریقے سے ہدایت لینا چاہتا ہے، کیونکہ القلب الباحث عن الہدایۃ. اور اس کو اپنی زندگی میں جتنی جگہ دیں گے، آپ محسوس کریں گے کہ اللہ تعالیٰ نے آپ کے لیے اس کو بہترین رکھا ہے. اب چلیں گے ہم آگے. اس کے بعد چند سیکنڈ میں بھی ایک دعا مانگ لوں. الحمدللہ. چلیے پارہ 7 میں موجود انواع القلوب دیکھ لیجئے آیات کی روشنی میں. 103 مائدہ. ولکن الذین کفروا یفترون علی اللہ الکذب واکثرہم لا یعقلون. لاقل لوگ، القلب الذی لا یعقل. کچھ دل ایسے ہوتے ہیں جو بالکل ہدایت قبول کرتے ہی نہیں، عقل تو وہ استعمال کرتے ہی نہیں اور نہ ان کو کرنی ہوتی ہے. ایسے ہی لوگوں کا یہاں تذکرہ اللہ سبحانہ تعالیٰ نے فرما دیا. پھر اس کے بعد آیت نمبر 113 سورۃ المائدہ. القلب المطمئن. قالوا نريد ان ناكل منها وتطمئن قلوبنا. انہوں نے کہا، ہم بس یہ چاہتے ہیں کہ اس خوان سے کھانا کھائیں اور ہمارے دل مطمئن ہوں. اور سورۃ الانعام آیت 25. القلب المکنون. وجعلنا علی قلوبہم اکنۃ ان یفقہوہ وفی آذانہم وقرا. مگر حال یہ ہے کہ ہم نے ان کے دلوں پر پردے ڈال رکھے ہیں، اور یہ سب کچھ، یعنی جس کی وجہ سے وہ کچھ نہیں سمجھتے، اور ان کے کانوں میں گرانی ڈال دی، یعنی بوجھ ڈال دیا، اور یہ کچھ بھی سننے کے لیے تیار نہیں ہے. تو جب کانوں پہ پردے پڑ جاتے ہیں، سمن بکمن امیون فہم لا یرجعون کی کیفیت طاری ہو جاتی ہے، تو یہ دل وجود میں آتا ہے. پھر القلب القاسی. الانعام 43. ولکن قست قلوبہم وزین لہم الشیطان ما کانوا یعملون. مگر ان کے دل تو سخت ہو چکے، اور شیطان نے ان کو اطمینان دلایا کہ تم جو کچھ کر رہے ہو خوب کر رہے ہو. اور یہ بہت بڑی کیفیت ہے، اللہ تعالیٰ اس سے نکال دے ہر ایک کو. پھر اس کے بعد سورۃ الانعام 110 آیت بالکل آخری ہے آپ کے بارے کی. وَنُقَلِّبُ أَفْئِدَتَهُمْ وَأَبْصَارَهُمْ كَمَا لَمْ يُؤْمِنُوا بِهِ أَوَّلَ مَرَّةٍ. ہم اسی طرح ان کے دلوں اور نگاہوں کو پھیر رہے ہیں جس طرح یہ پہلی مرتبہ اس پر ایمان نہیں لائے تھے. تو اللہ نہ کرے کہ ہمارے ساتھ ایسا معاملہ ہو جائے کہ ہم ہدایت کی بات کو سننے کی کوششیں بھی نہ کریں، یا کریں تو چھٹ جائیں. اور اس بارے میں ہدایت سے متعلقات آیات کے نمبر نوٹ کر لیجئے اگر آپ چاہیں تو. المائدہ 104 108. پھر اس کے بعد الانعام 35 71 84 87 88 91 اور 90. آیت نمبر 90. ان سب کو اس کے ساتھ ساتھ دیکھیں گے ہم انشاءاللہ تعالی. آگے چلتے ہیں. اس بارے میں ہماری سورۃ مائدہ کا جو حصہ کور ہوگا وہ آیت نمبر 83 سے لے کے 120 ہے، یعنی سورۃ کے اینڈ تک. لکھیے، ہدایت کی طلب اور حق کی تلاش، یہ ہے اصل میں پڑھنے والے. जिसमें हम देखेंगे कि कुरान सुनकर आंखों से आंसू का निकलना या ना निकलना इनकी वजूहात। हम अल्लाह की मोहब्बत में रोते हैं या दुनिया की मोहब्बत में रोते हैं। फिर कस्मों के कफारे की बात होगी। शराब और जुए की हतमी हुरमत इस हिस्से में आ रही है, ये जुमले याद कर लीजिए। पीछे दो दफा तस्करा हुआ, आप तीसरी दफा आ रहे। फिर आजमाइश मन पसंद चीज पर आती है, हम शिकार की पाबंदी की बात पे देखेंगे। खबीस और तैयब बराबर नहीं है, इस पे बात होगी कि थोड़ा जमजम का एक कतरा हो और गदले पानी का जौहर हो तो जमजम का कतरा बेहतर है। हराम जितना मर्जी ज्यादा हो और गंदगी का ढेर हो और इतर का एक कतरा हो, वो एक कतरा बेहतर होगा। तो गुमराही के साथ जिंदगी जो बसर की, जो नफा लिया, दौलत ली, शोहरत ली, चाहे करोड़ों तक इंसान पहुंच जाए, वो इंसान उससे कभी तकाबुल नहीं कर सकता जो एक एक बंदे की हिदायत का जरिया बन जाए। अगर इंसान यानी लाखों को बिगाड़ने का जरिया बनना ये खबीस है, और एक ही हिदायत का जरिया बनना ये तैयब है, और ये दोनों कभी बराबर नहीं हो सकते। फिर इसके बाद शिरकिया खानदानी रस्मों से बचने की बात होगी। सफर में अगर मौत के आसार शुरू हो जाएं तो क्या किया जाए, और हजरत ईसा अलैहिस्सलाम की कौम का मुतालबा मायदा का, जिसके ऊपर ये सूरत अल मायदा है, और फिर अल्लाह ताला की नेमतें पाकर शुक्र बजा लाना। आइए शुरू करते हैं 83 आयत से 120 सूरत अल मायदा। أعوذ بالله من الشيطان الرجيم وإذا سمعوا ما أنزل إلى الرسول ترى أعينهم تفيض من الدمع مما عرفوا من الحق يقولون ربنا آمنا فاكتبنا مع الشاهدين। टॉपिक लिखिए आयत 83 से 86। हक की पहचान। हक खोया हुआ बच्चा है, जहां मिलता है इंसान उसको लेने में देर नहीं करता। और जब वो रसूल की तरफ नाजिल करदा कलाम को सुनते हैं तो आप इनकी आंखें आंसुओं से बहती हुई देखते हैं, इस सबब से कि उन्होंने हक को पहचान लिया। वो कहते हैं कि हमारे रब, हम ईमान ले आए, बस तू हमको भी इन लोगों के साथ लिख ले जो तस्दीक करते हैं। और हमारे पास कौन सा उजर है कि हम अल्लाह ताला पर और जो हक हम पर पहुंचा है इस पर ईमान न लाएं, और हम इस बात की उम्मीद रखते हैं कि हमारा रब हमको नेक लोगों की रिफाकत में दाखिल कर देगा। आमीन तो कहिए। इसलिए इनको अल्लाह ताला इनके इस कौल की वजह से ऐसे बाग देगा जिनके नीचे नहरें जारी होंगी, ये इनमें हमेशा हमेशा रहेंगे, और नेक लोगों का यही बदला है। इसके बरक्स और जिन लोगों ने कुफर किया और हमारी आयतों को झुटलाते रहे, वो लोग दोजख वाले हैं। हक की बात है इसमें। अब देखिए कि हक की पहचान जब होने लगती है, अल्लाह का कलाम इंसान के दिल और दिमाग में उतरने लगता है, तो आंखों से आंसू बह निकलते हैं, दिल नरम हो जाते हैं, फिर तासुब, मसलहत और कोई भी ऐसा जज्बा आड़े नहीं आता, फिर तमन्नाओं का मरकज बदल जाता है, फिर इंसान हक का गवाह बन जाता है। दुआ कीजिए ये वक्त आ चुका हो। यहाँ सूरत हदीद की वायद भी पढ़ लेते हैं, कलम या नीलिल्लज़ीना आमनू अन तख्शा कुलूबहुम लिज़िक्रिल्लाह। क्या अभी तक वो वक्त नहीं आया कि ईमान वालों के दिल अल्लाह के जिक्र के लिए पिघल जाएं? तो बोलिए कि अल्लाह, वो वक्त आ गया। हजरत उमर फारूक रजी अल्लाह अन्हो के कबूल इस्लाम का जरिया तो बहन की जुबान से सुनी हुई सूरत तौहा की कुछ आयतें बनी थी। आप अपने लिए कहिए कि अल्लाह, सूरत मायदा की आयत 83 से 86 मेरी हिदायत का जरिया बन गई, और पारा नंबर 7 मेरे अब आगे बढ़कर इस हक को अपनाने का जरिया बन गए। क्योंकि जब हक कबूल होता है तो फिर तफीद वाली कैफियत होती है, बह निकलती हैं आंखें। आप देखिए, यहाँ ये नहीं कहा कि आंसू गिरे, आंखें ही बह निकली, यानी इतना रोए कैसे लगा कि आंखें ही निकल जाएंगी। और हकीकत है कि हक शनासी ये वो चीज है जिसको आप कह सकते हैं कि किताब से जज्बाती ताल्लुक बनने लगे। आपका बन गया छह पारों में अल्हम्दुलिल्लाह। शुरू में ही छटना होता तो छट चुके होते। दुआ कीजिए आगे भी इस्तकामत के साथ रहें और एक बार नहीं दस नहीं बीस बार दौरे कुरान करें और सुने और सुनाएं ताकि आपको हक की समझ आ जाए, अल्लाह का मिजाज, अल्लाह की मर्जी, उसकी पसंद नापसंद आपको समझ आने लग जाए। हिदायत की एक सीढ़ी हमने शुरू की हुई है सूरत बकरा से, सूरत फातिहा से। इंशाल्लाह तीसवें पारे पे पहुंच के आपको दिखाएंगे कि आपने इसमें क्या कुछ कर लिया। तो अगर आप उस सीढ़ी के छह पायदान तय कर चुके और अब इस वक्त आपको सिर्फ पहली हिदायत मिल गई है, कौन सी होती है पहली हिदायत? जज्बाती हिदायत, इमोशनल रिलेशनशिप अल्लाह के साथ शुरू हो जाए। आप फील करने लगे, आपको कुछ फीलिंग आने लगे, एक ऐसा ताल्लुक, एक ऐसा इमोशनल लिंक अल्लाह ताला के साथ, तो आप सिंक्रनाइज होने लगे हक के साथ, तो अल्हम्दुलिल्लाह मुबारक हो। आप 30 स्टेप्स की सीढ़ी के छठी सीढ़ी पे अगर जज्बाती हिदायत पा गए हैं, अब आपको इमोशनल फीलिंग आने लगी, कुरान सुनकर आपको रोना आने लगा, तो मुबारक हो, आप इंशाल्लाह एक दिन हिदायत के आखिरी दर्जे जिसको अमल कहते हैं उस पर भी पहुंचेंगे। हम कहते हैं अमल पहले दिन सीधा हो जाए, नहीं, पहले जज्बात सीधे होते हैं। और याद रखिए कि डर एक जज्बे मुहर्रिक है, एक बहुत बड़ा मोटिवेटर है, एक कैटलिस्ट है, और मोहब्बत भी जज्बे मुहर्रिका है। जब जज्बाती हिदायत मिल जाती है कुरान सुनकर, तो फिर पहले बंदा रोता है, और हिदायत का सफर जज्बात से शुरू होकर अमल तक पहुंचता है। हजरत अबू बकर सिद्दीक के पास भी एक बार एक ईसाई गिरोह इसी तरह आया जैसे ये गिरोह जिनकी बातें हम इस आयत में पढ़ रहे हैं। हबशा से निजाशी की तरफ से भेजा हुआ गिरोह था जो अल्लाह के नबी की जुबान से सूरत यासीन की आयत सुनकर रो पड़े। इससे पहले निजाशी खुद जाफर तैयार की जुबान से सूरत मरियम सुनकर रो चुका था, उसने ही अपना एक गिरोह भेजा था 70 सरदारों को मिलाकर, तो वो रोए थे। तो लोग रोते हैं, हम भी रोते होते थे। जब नया नया कुरान दिल की मट्टी पे पढ़ता है ना, तो खुशबू निकलती है, आंखें बह निकलती हैं। तो अबू बकर ने उनके सामने जब कुरान पढ़ा तो वो गिरोह के कुछ लोग रोने लग गए। तो अबू बकर सिद्दीक ने कहा, हम भी शुरू में ऐसे ही रोते थे, फिर हमारा दिल सख्त हो गया। सोचिए जरा, अगर सिद्दीक का दिल सख्त है तो फिर हमारे दिल तो पत्थर क्या हो गए, पता नहीं वट्टे बन चुके हैं, पता नहीं क्यों नहीं रोना आता। नया नया कुरान पढ़ना शुरू करें तो बहुत रोना आता है, जैसे बरसात की पहली बारिश से मट्टी से खुशबू आती है ना, दिलों से मट्टी की खुशबू आती है। आज भी रिवर्स को देखा करें, कुरान पढ़कर कितना रोते हैं। आपको कुरान से अपनाइयत कितनी मालूम होती है, सोचिए, क्या आपको कुरान से अपनाइयत होती है? आप कहते हैं ये कैसे होती है, मुझे कोई वजीफा बता दे मुझे कुरान से अपनाइयत हो जाए, तो इसका जवाब क्या है कि इसको अपनाने से, कुरान से अपनाइयत कुरान को अपनाने से होती है, इसके साथ टाइम गुजारने से होती है। फिर आप देखिए कि आपने देखा इनका कॉल, अल्लाह ने इनको बीमा कालू पे जन्नत दे दी। हालांकि हम तो कहते हैं आमन व अमिलुस सालिहात, जुमला लिखिए, बहुत बड़ा खूबसूरत जुमला है, अल्लाह ताला ने उनके इस कॉल पे जन्नत दे दी। फसाबहुमुल्लाहु बीमा कालू जन्नतुन, तो सवाल लिखिए कि कॉल पे जन्नत क्यों दी, हमें तो ये बताया गया कि अमल पे जन्नत मिलती है। तो जवाब है उसका कि ये कॉल इनके अगले इरादों और अजायम का इजहार था। मुंह से नहीं कह रहे, अब अमल करके दिखाएंगे, और असल में ये कॉल इनके अंदर की तोड़फोड़ का इजहार था। ये गिरोह था एक जो नुमाइंदगी कर रहा था बहुत सारे लोगों की। अमूमन लोगों को हक से रोक लेता है लोगों का डर, मगर ये लोगों के डर से नहीं रुके और बहुत सारे लोगों की किस्मतों का फैसला इनके इस कॉल से होने वाला था जिन्होंने इनको देखकर हिदायत पे आना था। तो अपने लिए एक नुक्ता लिखिए, मैं जितनी देर करूंगी और करूंगा, वो सारे जिन्होंने मुझे देखकर हिदायत पे आना है वो नहीं आएंगे। ऐसी भी मिसालें मेरे पास मौजूद हैं कि जो गुनाहों की तरफ बुलाने वालों में से थी, और वो भी कहती होती है मेरी मिसाल दें, लेकिन मैं इस वक्त नहीं दूंगी उनकी मिसाल, कि कल तक लोगों को बुराई की दावत, जिसको बुराई कहते भी नहीं, बुराई की दावत को कोई बुरा कहता ही नहीं है जब तक वो देता रहे, जब छोड़े तो पता चलता है कि ये थे हम, इतने गंदे थे हम। तो वो अब अल्लाह के दीन की दावत देती हैं और वो कहती हैं कि लोगों को बताएं कि मेरी जिंदगी कैसे बदली। वो भी इसी पहले बैच की ही स्टूडेंट थी अल्हम्दुलिल्लाह। तो जब दिलों पर कुरान पढ़ते तो ऐसे ही होता है। अल्लाह के नबी ने कहा कि एक कलेमा बंदे की जुबान से निकलता है वो उसको या जन्नत में पहुंचा देता है या जहन्नुम में। और जिससे मोहब्बत होती है ना, उसका जिक्र जुबान पर आए बगैर रहता नहीं है। अच्छे कॉल की बहुत बरकत होती है, अपनी जुबान से हमेशा अच्छे अच्छे अकवाल निकाला करें। और हिदायत को पाना ऐसे ही है, जैसे मैं एक मिसाल दे देती हूँ अक्सर, कि आप एयरपोर्ट पर अक्सर लोगों को रोता देखते हैं, क्यों? या तो जाने वालों के गम में रोते हैं और या फिर आने वालों को देखकर रोते हैं, बिल्कुल जैसे अपने प्यारे को 10 साल बाद आप देखें और आप एयरपोर्ट पे खड़े रो रहे हैं। ना वीडियो कैमरे थे, ना कोई उस वक्त कोई स्नैपचैट थी, ना कुछ था। तो उस वक्त तो पहले रो रो के ही 2 घंटे निकलते थे। जिस तरह एक अपने लाडले, अपने प्यारे, अपने महबूब को देख कर रोना आता है ना, कुरान को सुनकर फितरत सलीमा वाले को रोना आता है। अल्लाह करे कि हमारे दिल अब ऐसे बन चुके हों कि हम इसको पढ़ के जज्ब कर सकें। दुआ कीजिए अपने लिए कि अल्लाह अब मुझे महरूम ना कर। अब अगर तूने मुझे दोबारा ये रस्सी दी है ना, मुझे ना छीनना। लाखों लोगों की हिदायत का बंदा जरिया बन जाता है सिर्फ एक बात को कबूल करके, और एक बात पे नो करके पीछे होकर आप अपनी हिदायत को अपने लिए भी और दूसरे के लिए भी काटते हैं। याद रखिये कि अकेला पौधा कभी सर्वाइव नहीं करता, हमेशा आपको एक माली की और एक बाग की जरूरत होती है। और शौक जितने मर्जी के पूरे कर ले, बिल आखिर पेवस्ता रह शजर से उम्मीदें बहार रख। आगे देखिए आयत नंबर 87 से 88। हद से नहीं बढ़ना। या अय्युहल्लज़ीना आमनू ला तुहर्रिमू तय्यिबात। ए ईमान वालो, अल्लाह ताला ने जो पाकीजा चीजें तुम्हारे लिए हलाल की हैं इनको हराम मत करो, और हद से आगे मत निकलो, और हद से आगे मत निकलो। क्यों? बेशक अल्लाह ताला हद से आगे निकलने वालों को पसंद नहीं करता। और अल्लाह ताला ने जो चीजें तुमको दी हैं इनमें से हलाल और मरगूब चीजें खाओ, और अल्लाह से डरो जिस पर तुम ईमान रखते हो। गोया के अल्लाह ताला ने यहाँ ये बात भी बता दी कि जितना इंसान हदों में रहेगा उतना उसके हिदायत पे आने के ज्यादा इम्कान होंगे। ऐ ईमान वालो, अल्लाह ताला ने जो पाक चीजें या पाकीजा चीजें तुमको दी हैं, क्या बता दिए इसमें? पाकीजगी। आप देखिए कि अपनी जिंदगी में पाकीजगी लाइए। आपकी नजर पाक हो, आपकी आंख, आपके कान, आपकी जुबान पाक हो जाए तो हक की तरफ आना आसान हो जाता है, और अल्लाह ताला इसको फिर आसानियों में ढाल भी देता है। और जितना ज्यादा अल्लाह का डर होगा उतना फायदा होगा। अब ज्यादती करने वाली चीजों में एक चीज जो जुबान से की जाती है, और वो है कसमों पे कसमें डालते रहना। तो उसका तस्करा है आयत 89, टॉपिक लिखिए कस्मों का कफारा। बहुत सारे लोग सवालात करते हैं, मैं उनको चाहूंगी कि ये आयत का आप नंबर नोट कीजिए। कभी कोई आपसे पूछे कि कुरान पाक में कसम के कफारे का जिक्र कहाँ है, तो वो आपके सामने है आयत 89। ला युआखिज़ुकुमुल्लाहु बिल्लग़्वि फ़ी अयमानिकुम। अल्लाह ताला तुम्हारी कस्मों में लफ कसम पर तुमसे मुआवजा नहीं फरमाता, लेकिन मुआवजा उस पर फरमाता है कि तुम जिन कस्मों को मजबूत कर दो, इसका कफारा 10 मोहताजों को खाना देना है औसत दर्जे का, और जो अपने घर वालों को खिलाते हो, या इनको कपड़े देना, या एक गुलाम या लौंडी को आजाद करना है, और जिसको इसकी कुदरत ना हो तो 3 दिन रोजे हैं। ये तुम्हारी कस्मों का कफारा है जबकि तुम कसम खा लो, और अपनी कस्मों का ख्याल रखो। इस तरह अल्लाह ताला तुम्हारे वास्ते अपने अहकाम बयान फरमाता है ताकि तुम शुक्र करो। जुबान का इस्तेमाल बहुत सोच के करना चाहिए, बात पे बात कसम नहीं खानी चाहिए। फिर आगे आयत नंबर 90 से 93 लिख लीजिए। ये भी एक आपका बहुत ही खूबसूरत कह लीजिए कि बुकमार्क है, और वो क्या है? हुर्मत शराब की हतमी आयत। कुरान पाक में अभी तक हम पीछे तस्करा कर चुके, सूरत बकरा में भी आयत आई थी, यानी ये मौजू पीछे से चलता आ रहा है, सूरत निसा में भी आई थी। अब ये तीसरा मौका है, यानी शराब को अल्लाह ताला ने 3 मराहल से गुजार कर हराम किया। कैसे? लिखिए, शराब जुए की हतमी हुरमत। या अय्युहल्लज़ीन आमनू इन्नमल खम्रु वल मैसिरु वल अंसाबु वल अज़लामु रिज्सुम मिन अमलिश शैतानि फज्तनिबूहु लअल्लकुम तुफ्लिहून। ऐमान वालो, बात यही है कि शराब और जुआ और थान और पानसे के तीर, ये सब गंदी बातें, शैतानी काम हैं, इनसे बिल्कुल अलग रहो ताकि तुम फलाह याब हो। शैतान तो यूं चाहता है कि शराब और जुए के जरिए से तुम्हारे आपस में अदावत और बुगज़ वाक़े कर दे, और अल्लाह ताला की याद से और नमाज से तुम्हें बाज रखे। सो अब भी बाज आ जाओ। आप जरा से इस पर गौर कीजिए। आप देखिए, हिदायत की तलब की, जब हिदायत की तड़प दिल में आती है ना, तो इंसान को अपनी बुराइयां दिखती हैं। बुराइयों में उम्मुल खबाइस शराब है। जहां एक किस्म की गुमराही होगी वहां दूसरी जरूर होगी। और शराब के बारे में किसी मुफस्सिर ने कहा कि शराब तेरा बुराई हो, कि तेरा जिक्र अल्लाह ने किया तो जुए के साथ, थान और बुतों के और शैतान के अमल के साथ किया। तो अगर कहीं भी जिंदगी में आपका कोई ऐसा काम, कोई प्रोफेशन, کوئی بزنس، کوئی پارٹی، کوئی میٹنگ ایسی جہاں شراب کا تعلق ہے تو وہ طیب نہیں ہے. وہی ہے وہ چیز جس کو آپ نے اپنی زندگی سے نکالنا ہے. کیونکہ آپ دیکھیے جہاں ایک برائی ہوگی وہاں دوسری برائی بھی خود سے ہی گزر کے کود کے آ جاتی ہے. تو ضرورت ہے اس بات کی کہ اس پہ بات کی جائے. آج ہم مسلمانوں کی اپنی ایسی پارٹیز اور محفلیں شروع ہو گئیں جہاں شراب عام ہو گئی، اور کل تک تو وہ چین سموکر تھے، آج چین ڈرنکر کے نام پہ ہیں. ایسی چیزوں سے اپنے آپ کو بچانا ہے، قدم قدم پیچھے رہنا ہے اور اللہ سے مدد مانگنی ہے. اگر اس میں کوئی تکلیف ہوتی ہے، کوئی پریشانی میں جو محسوس ہوتی ہے، تو اپنے آپ کو اس پریشانی سے نکالنے کے لیے اللہ سے دعا کرے کہ اللہ میں آ گئی تیرے پاس، اللہ میں تیرے پاس آ گیا، پلیز مجھے اس سے نکال دے. اب اگلی آیتوں کو ذرا سے اس کے ترجمے پہ آپ نظر ڈالتے ہوئے سنیں گے تو میں اپنے ایکسپریشنز کے ساتھ آپ کو اس میں ایک بہت بڑی بات بتانے والی ہوں. ذرا سا توجہ رکھیے گا، اور وہ کیا ہے؟ وَأَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ، یہاں سے لے کے اگلی آیتیں، اور تم اللہ تعالیٰ کی اطاعت کرتے رہو، رسول کی اطاعت کرتے رہو، اور احتیاط رکھو، اگر اعراض کرو گے تو یہ جان رکھو کہ ہمارے رسول کے ذمہ صرف صاف صاف پہنچا دینا ہے ایسے لوگوں پر جو ایمان رکھتے ہوں اور نیک کام کرتے ہوں. اس چیز میں کوئی گناہ نہیں جس کو وہ کھا پی چکے ہوں، جبکہ وہ لوگ تقویٰ رکھتے ہوں اور ایمان رکھتے ہوں اور نیک عمل کرتے ہوں، پھر پرہیزگاری کرتے ہوں اور ایمان رکھتے ہوں اور پھر پرہیزگاری رکھتے ہوں اور خوب نیک عمل کرنے والے ہوں. اللہ تعالیٰ ایسے نیکوکاروں سے محبت رکھتا ہے. یہ ہے وہ آیت جو آپ کو تقویٰ کے تین خوبصورت لیول سکھاتی ہیں. اب اگر آپ کے پاس مصحف ہے اور آپ عربی میں اس کو کھول کر دیکھیں تو آپ کو میری بات سمجھ آئے گی. جب ابتدائی درجے کا تقویٰ ہوتا ہے، یعنی بالکل کچا پکا تقویٰ، وہی بات ہے کہ رمضان کا سوچ کر خوف آنے لگتا ہے، ہائے یہ نہیں کھانا وہ نہیں، ہائے یہ نہیں دیکھنا وہ نہیں دیکھنا، ہائے روزہ آ رہا ہے غیبت نہیں کرنی رمضان میں یہ، یعنی شروع شروع میں انسان کا تقویٰ ایسے ہی ہوتا ہے. میں ایک مثال دے دیتی ہوں پھر آپ کو بات سمجھانے آسان ہو جاتی ہے. آپ دیکھیں کہ اگر کسی کا بالکل لائف کا سٹارٹنگ پوائنٹ ہو 10,000 اس کی تنخواہ ہے، تو گھر میں کرسی میز بھی آ گیا تو بڑا ہے، لیکن جب پے بڑھ جاتی ہے 50,000 تک تو پھر صوفہ آ جاتا ہے، اور 50,000 کی پے جب آپ کے میاں کی 1,00,000 میں بدل گئی تو پھر کاؤچز اور ریکلائنرز اور نہ جانے کیا کچھ آتا ہے. جس طرح دنیا کی دولت بڑھتے بڑھتے ہمارا لائف سٹائل بڑا ہونے لگتا ہے، خوبصورت سے خوبصورت ہونا لگتا ہے، اسی طرح تقویٰ کی دولت بڑھتے بڑھتے بندے کا نیکیوں کا سٹینڈرڈ ہائی ہونے لگتا ہے. بندہ برانڈیڈ نیکیاں کرنا چاہتا ہے، وہ عام ریگولر درجے کی کوئی چیز نہیں پڑتا، اور آپ کی زبان میں وہ مرکے پہ آ جاتا ہے. وہ مرکہ کیسے ہوتا ہے؟ شروع میں ابتدائی تقویٰ آمنو وعملو الصالحات. دیکھیں پہلا جملہ جو ہے نا آمنو کے بعد عملو الصالحات ہے، شروع میں تقویٰ تھوڑا ہی ہوتا ہے. جیسے کہنا چاہیے کہ سر چھپانے کو، لوگ کہتے کیا ہوا پڑھ تو لی نماز، کیا ہوا گلے میں تو لال لیا، کیا ہوا آپ نے فلاں کو نہیں دیکھا، میرے تو کپڑے چلے، میرا جسم ہی جھلک رہا ہے، فلاں تو پہنتا ہی کوئی نہیں، فلاں تو بکنیز میں پھرتی ہیں، فلاں کی شکل دیکھیں. تھوڑے تقوے میں تھوڑی نیکیاں بڑی دکھتی ہیں اور بڑے بڑے گناہ چھوٹے دکھتے ہیں. آپ آگے چلتے جاتے ہیں چلتے جاتے ہیں، پھر کیا ہوتا ہے؟ فی ماتا مزا متقو سم متقو. آگے جا کر دیکھیے کہ اللہ تعالیٰ جب دوسری اور تیسری بار تقوی کا ذکر کرتے ہیں تو عمل و صالحات نہیں آتا. مفسرین کہتے ہیں کہ شروع میں بندے کو زبردستی کر کے عمل صالح کرنا پڑتا ہے، لیکن جب تقوی اس سے آگے جاتا ہے تو پھر عمل صالح تو ضرورت بن جاتا ہے، پھر تھوڑا عمل نہیں اچھا لگتا. بندہ کہتے کیا میں فرض پڑھوں؟ یہ تو سارے ہی پڑھتے ہیں، مجھے تو سنتیں بھی پڑھنی ہیں، مجھے تو اب نفل پڑھنے، میں صرف 5 نمازوں پہ رہوں، نہیں یہ تو سب پڑھتے ہیں. یعنی جیسے دنیا کی دوڑ میں بندے کے اندر ایک شوق ہوتا ہے نا، اس طرح پھر نیکیوں کا شوق لگتا ہے، پھر نوافل، پھر 5 نہیں 6، پھر 7 نمازیں ہوتی ہیں، پھر ایمان اخلاق اچھا ہوتا ہے، پھر کردار، پھر وہ جگہ میں یہاں کے بیٹھوں، اٹ ڈزنٹ سوٹس می، یہ محفل میرے قابل نہیں ہے، میں اس محفل کے قابل نہیں ہوں. اور آخر میں واقسن ہوں، تقویٰ کا آخری درجہ حدیث جبریل، اگر نہیں یاد تو وہ اس کو ادھر لکھ لیں، کبھی جا کے اس کو پڑھ لیں، اس میں بھی یہی بات، مل اسلام، مل ایمان، مل احسان. پہلے بندہ مسلم بنتا ہے، پھر اس کے بعد مومن بنتا ہے، پھر اس کے بعد محسن بنتا ہے. اور واللہ یحب المحسنین، آپ کیا بننا چاہتی ہیں؟ محسنہ، کیونکہ اللہ آپ کو پسند کرے. تو آج دعا کر کے اٹھیے گا کہ اللہ ہدایت کی جو طلب آئی، آج میں اس حق کو قبول کر لوں، میں سائن ان کر دوں، میں اپنے آپ کو باندھ دوں، میں فارم فل کر لوں، میں اب ہدایت کے ساتھ اپنے آپ کو ایسے نتھی کر لوں कि फिर ये लोग मुझे खुद ही खींच खोच के बुला लें, और जितना ज्यादा इंसान तड़पता अल्लाह उसकी मदद करता है। और अल्लाह ताला आपको और मुझे ईमान और एहसान के आला दर्जों पे रखे। आगे आयत 94 से 95 में बुनियादी तौर पर अहराम की हालत में शिकार की पाबंदी की बात है। अरबों के लिए जरूरत भी थी शिकार और उनका शौक भी था, लेकिन अल्लाह ताला ने मन पसंद चीज पे आजमाइश डाल दी। और अगर कोई आपसे पूछता है कि अहराम की हालत में क्या पाबंदियां कुरान से बताइए, तो आप बिला झिझक इस आयत का नंबर उनको बता सकते हैं 94-95। इताअत की आजमाइश यानी मन पसंद चीज पे ही आजमाइश आती है। कैसे? या अय्युहल्लज़ीना आमनु लयब्लुवन्नकुम, ऐमन वालो अल्लाह ताला कदरे शिकार के साथ तुम्हें तुम्हारा इम्तिहान करेगा, यानी अल्लाह ताला कदरे शिकार से तुम्हारा इम्तिहान करेगा जिन तक तुम्हारे हाथ और तुम्हारे नेजे पहुंच सकेंगे, ताकि अल्लाह ताला मालूम कर ले कौन शख्स इससे बिन देखे डरता है। बस जो शख्स इसके बाद हद से निकलेगा इसके वास्ते दर्दनाक अजाब है। ऐमान वालो वहशी शिकार का कत्ल मत करो जबकि तुम हालत हराम में हो, और जो शख्स तुम में से इसको जानबूझकर कत्ल करेगा तो इस पर फिदिया वाजिब होगा जो कि मुसावी होगा इस जानवर के जिसको इसने कत्ल किया, जिसका फैसला तुम में से दो मोतबर शख्स करेंगे, ख्वा वो फिदिया खास चुपायों में से हो जो न्याज के तौर पर काबा तक पहुंचाया जाएगा, और ख्वा कफारा मसाकीन को दिया जाए, और ख्वाह इसके बराबर रोजे रख लिए जाएं ताकि अपने किए की शामत का मजा चखे। अल्लाह ने गुज़श्ता को माफ कर दिया, यानी पीछे जो भी तुमसे हो गया अल्लाह सुभाना ताला ने उसको माफ कर दिया, और जो शख्स फिर भी ऐसी ही हरकत करेगा तो अल्लाह ताला इंतकाम लेगा। अल्लाह ताला जबरदस्त है इंतकाम लेने वाला। देखिये सिर्फ एक अमल के ऊपर इतनी सजा है तो कहां अगर अल्लाह बंदे को हर चीज पे पकड़ ले तो क्या होगा। तो लिहाजा अल्लाह की लगाई हुई पाबंदियों को खेल नहीं समझना। फिर आयत 96 से 99, समंदरी जानवर हलाल है। कोई आपसे पूछ सकता है कि तुम मुस्लिम्स कहते हो कि सी फूड हलाल है, किधर लिखे? तो आप फौरन ये डिवाइडर उनको खोल के दिखा दीजिए 96 से 99। वउहिल्ला लकुम सईदुल बहरी व ताअमुहु, तुम्हारे लिए दरिया का शिकार पकड़ना और इसका खाना हलाल किया गया है तुम्हारे फायदे के वास्ते और मुसाफिरों के वास्ते, और खुश्की का शिकार पकड़ना तुम्हारे लिए हराम किया गया जबकि तुम हालत हराम में रहो, और अल्लाह ताला से डरो जिसके पास जमा किए जाओगे। अल्लाह ताला ने काबा को जो कि अदब का मकान है लोगों के कायम रहने का सबब करार दिया, और इज्जत वाले महीने को भी, और हरम में कुर्बान होने वाले जानवरों को भी, और इन जानवरों को भी जिनके गले में पट्टे पड़े हों, ये इसलिए कि तुम इस बात का यकीन कर लो कि बेशक अल्लाह ताला तमाम आसमानों और जमीन के अंदर की चीजों का इल्म रखता है, बेशक अल्लाह ताला सब चीजों को खूब जानता है, और तुम यकीन जानो कि अल्लाह ताला सजा देने में भी सख्त है, और अल्लाह ताला मगफरत वाला और बड़ी रहमत वाला भी है। रसूल के जिम्मे तो सिर्फ पहुंचा देना है, और अल्लाह ताला सब जानता है जो कुछ तुम जाहिर करते हो और जो कुछ तुम पोशीदा रखते हो। आप देखिए कि आयात में अल्लाह ताला ने हदी के जानवर और कलाइद का तस्करा भी कर दिया, और खाना काबा को कायनात के क्यामत तक के कायम रहने का जरिया बनाया। हदीसों में मिलता है कि क्यामत के करीब। अब जो मैं बात कहने लगी, जिन्होंने पहले नहीं सुनी वो जरा सा दिल के ऊपर हाथ रख के सुने। दुनिया में इतने फितने होंगे और इतनी खराबियां होंगी कि खाना काबा को अल्लाह ताला इस जगह से उठा देगा और कुरान पाक के मुसहफ के सफ़े खाली हो जाएंगे, और हुफाज़े कराम के सीनों से अल्लाह ताला कुरान को निकाल देगा। जब मैं सुबह ये हदीस पढ़ रही थी और आपको मैंने सोचा कोट करूं, तो मुझे फिर आज के दौर के ये हालात याद आ गए कि क्या वाकई आज ऐसा नहीं दिख रहा, क्या ये मुमकिन नहीं रहा। जैसे हरम को आज हम खाली देख रहे हैं और जैसे मस्जिदें दूसरी तरफ चल पड़ी, यानी इस साल में जो चेंजेस आई हैं इसने हमें कुर्बे कियामत की कितनी ही अलामतें दिखा दी कि सच होती हुई दिख रही हैं। और हम जितना ज्यादा इसके ऊपर गौर व फिक्र करते हैं हमें पता चलता है कि अब आने वाली नस्लों के लिए फितने ही फितने वो चीजें जो कभी हम सुनते थे ना, आज अपनी आंखों से देख रहे हैं। आने वाली नस्लें इससे आगे देखेगी और हम इससे आगे देखेंगे। अल्लाह ताला हमारी नस्लों को फितनों से बचा दे, और उसका हल यही है कि खुद को और उनको अल्लाह की किताब से जोड़ दे। آگے آیت نمبر 100 پاک اور ناپاک برابر نہیں. قل لا يستوي الخبيث والطيب آپ فرما دیجئے کہ ناپاک اور پاک برابر نہیں. گو آپ کو ناپاک کی کثرت بھلی لگتی ہو. اللہ تعالیٰ سے ڈرتے رہو اے عقل مندو تاکہ تم کامیاب ہو. کیا پتہ چلا کہ انسان ہمیشہ کثرت کے پیچھے رہتا ہے. ہائے اتنا مال, اتنے کچھ. کسی ریوارڈ کا ایک کال پڑا, اس نے کہا کہ جب میں مسلم نہیں تھا تو جو میرے پیسے تھے وہ جس کمائی کے تھے میں نے وہ چھوڑ دیا کام, اور اللہ کے حکم پہ کوئی دوسرا کام کیا, لیکن میں اینڈ آف دا منتھ دیکھتا تھا کہ میرے پیسوں میں کمی نہیں آئی. اس کی ایک تو وجہ تھی حرام بزنس کو چھوڑ کے حلال لینا, اور دوسری وجہ وہ کہتا ہے میں نے بہت غور کیا کہ میرے پیسے اب کم خرچ کی ہوتے ہیں. تو اس نے کہا کہ مجھے یاد آ گیا کہ میں نے لیکر خریدنا چھوڑ دیا. شراب کے اوپر جو پیسہ لگتا تھا وہ نکال دیا, تھوڑے میں برکت ہو گئی. یہ ہے یہاں ایک عورت جو آپ کی بیوی ہے وہ حلال ہے, وہ طیب ہے. باہر کی 8-10 عورتیں جن سے صرف چسکا اور زبان دازی اور ان کو دیکھنا اور ان سے باتیں کرنا ملتا ہے, یہ ایک بیوی اس سے بہتر ہے. زندگی کا اصول بنائیے, تھوڑا حلال کافی ہے کثرت کے حرام سے, اللہ برکت بھی ڈال دیتا ہے. پھر آیت 101 سے 105 کثرت سوال کی ممانعت. یا ایھا الذین آمنوا لا تسألوا عن اشیاء ان تبد لکم تسؤکم. اے ایمان والو ایسی باتیں مت پوچھو کہ اگر تم پر ظاہر کر دی جائیں تو تمہیں ناگوار ہوں, اور اگر تم زمانہ نزول قرآن میں ان باتوں کو پوچھو گے تو تم پر ظاہر کر دی جائیں گی. سوالات گزشتہ کو اللہ تعالیٰ نے معاف کر دیا, اور اللہ تعالیٰ بڑی مغفرت والا اور حلم والا ہے. ایسی باتیں تم سے پہلے بھی لوگوں نے پوچھی تھی, پھر ان باتوں کے منکر ہو گئے. اللہ تعالیٰ نے نہ تو بحیرہ کو مشروع کیا, اور نہ صائبہ کو, اور نہ وسیلہ کو, اور نہ حام کو. لیکن جو لوگ کافر ہیں وہ اللہ تعالیٰ پر جھوٹ لگاتے ہیں, اور اکثر کافر عقل نہیں رکھتے. اور جب ان سے کہا جاتا ہے کہ اللہ تعالیٰ نے جو احکامات نازل فرمائے ہیں ان کی طرف اور رسول کی طرف رجوع کرو, تو کہتے ہیں کہ ہم کو وہی کافی ہے جس پر ہم نے اپنے بڑوں کو پایا, کیا اگرچہ ان کے بڑے نہ کچھ سمجھ رکھتے ہوں اور نہ ہدایت رکھتے ہوں. ان آیتوں پہ بھی ہماری توجہ کی ضرورت ہے کہ ہم بعض دفعہ باپ دادا کے نام پہ, بڑوں کے نام پہ, نانی دادی اور ساس کے نام پر غلط رسمیں کرتے ہیں. پھر کہتے ہیں ہماری دادی جی یہ کرتی تھی, یہ رسم وہ کرتی تھی, یہ رواج وہ کرتی تھی. تو اللہ تعالیٰ یہاں یہی دلیل دے رہے ہیں کہ وہ بیچارے تو نہ کر سکے, ان کے پاس علم نہ پہنچا, تمہیں تو اللہ نے ہدایت سے جوڑ دیا, لہٰذا اب کیا کرو. خوبصورت آیت ہے آپ کے میرے سامنے. یا ایھا الذین آمنوا علیکم انفسکم لا یضرکم من ضل اذا اهتدیتم الی اللہ مرجعکم جمیعا فینبئکم بما کنتم تعملون. اے ایمان والو اپنی فکر کرو, جب تم راہ راست پر چل رہے ہو تو جو شخص گمراہ رہے اس سے تمہارا کوئی نقصان نہیں, اللہ ہی کے پاس تم سب کو جانا ہے, پھر وہ تم سب کو بتلا دے گا جو کچھ تم سب کرتے تھے. اس آیت کو پڑھ کے ایک تو ابو بکر صدیق مجھے یاد آتے ہیں, اسے میں ہمیشہ اس کو ریکمینڈ کرتی ہوں کہ آپ اس کی تفسیر سنیے. ابھی ہم نے جو ریسنٹلی آیت بات کیا وہ یوٹیوب پہ موجود ہے, آپ ان ڈیپتھ کے نام پہ یا کچھ بھی کریں گے اور آپ کو لنک بھی دے دیا جائے گا. یہ ہے وہ آیت جو ہم میں سے بہت ساری سسٹرز کو, جو اپنے شوہروں کا نام لے کے, کبھی کبھی بچوں کا نام لے کے, کبھی سسرال کا نام لے کے, کبھی خاندان, کبھی دوستوں کا نام لے کر غلط کاموں پہ جمی رہتی ہیں, اور بعد میں کہتی کیا کروں میں مجبور ہوں. تو آپ کو اس آیت سے انشاءاللہ فائدہ ہوگا, خود سن لیجئے گا تو زیادہ فائدہ ہوگا. پھر آپ دیکھیں کہ اس میں آیت 103 میں ہم نے القلب الذی لا یعقل اس کی بات دیکھی کہ جس دل میں ہدایت نہ آئے یا ہدایت آئے تو وہ اس کو نہ مانے. قرآن کیا کہتا ہے, واکثرہم لا یعقلون. ہدایت سے دوری کب ہوتی ہے, جب بندہ قرآن و سنت سے دوری اختیار کرے, ابا اجداد کی اندھی تقلید کرے, گمراہ کن عقائد کا حامل ہو, اللہ تعالیٰ کے احکامات کا انکار کرے, اور خود ساختہ رسومات اپنانے لگ جائے. اللہ تعالیٰ آپ کو مجھے اس سے بچا دے. یہ چیزیں آپ کے میرے ارد گرد دکھتی ہیں, سارا کچھ کر کے بھی ہم نہیں چھوڑتے. مجھے اکثر حیرت صرف ان لوگوں پہ ہوتی ہے جو قرآن پڑھ کے, سن کے, پڑھانے میں مددگار بن کے, بلکہ پڑھانے کے باوجود پھر بھی غلط چیزیں نہیں چھوڑتے, کبھی کسی کی خوشی کی خاطر, کبھی کسی کی ناراضگی کے ڈر سے. اللہ تعالیٰ ہمیں بچا کے رکھے. اگلی آیت 106 سے 108 تک کا ایک ٹاپک, सफर में मौत के आसार। अब आप देखिए कि ये टॉपिक्स अगर आप अपने पास अलग लिस्ट बना रहे हैं और हमारे साथी बना रहे हैं माशाल्लाह, आपको एंड ऑफ द पारा पूरी लिस्ट तोहफे में दे देंगे। जाइए इंडेक्स ऑफ द कुरान है, आपको कुरान की वो आयतें मिल जाएंगी जो जिस टॉपिक की है। तो सफर के दौरान अगर किसी को मौत है, और खास तौर पे जब वो गैर मुस्लिमों के बीच में हो, जैसे हम लोग नॉन मुस्लिम मुल्कों में रहते हैं और हाथ में कुछ हमसे सफर है, जहाज में है, बस में है, गाड़ी में है, अब अल्लाह ना करे दिल को कुछ हुआ या कोई ऐसा मामला हो, तो क्या करना चाहिए, इसका पूरा प्रोसेस कुरान ने दिया। और इसको पढ़ते हुए मुझे हमेशा आयतें दहन याद आ जाती है कि अल्लाह ताला को इंसानों के माल कितने अजीज हैं, कैसे भाई बहनों का हिस्सा विरासत का खा सकते हैं। अल्लाह तो मरने वाले को मरते वक्त भी कह रहा है कि अपनी वसीयत करके दो ताकि तुम्हारे लवाहकीन तक तुम्हारी चीजें पहुंच जाए। तो दुआ कीजिए कि ऐसी सारी चीजें जिसमें आज की उम्मत चल जा चुकी, वसीयत और विरासत की खराबियां, उससे अल्लाह ताला हमें निकाल दे। अब सुनिए, आपको पुकारता है अल्लाह ताला कैसे, या अय्युहल्लज़ीना आमनू। और आपने सूरत मायदा में ये पुकार कितनी दफा अभी तक अपने दिल पे ली है, किसी ने नोट किया आप में से कि नहीं किया? अगर आपने अपने लिए लिया तो जरूर किया होगा। हर जाइयो लजीना आमनु पे के जी अल्लाह ताला। और आपको मैंने एक इमाम का नाम सुनाया था पढ़ के पिछले सेशन में, रविया खलवी में, कि वो जब भी जाइयो लजीना आमनु की पुकार सुनते तो कहते लब्बैक रब्बना लब्बैक, अल्लाह मैं हाजिर हूँ, खुद ही मुंह से निकल जाता। अल्लाह हमें भी ऐसा ही इन्वॉल्वमेंट दे दे कुरान का। ऐमान वालो, तुम्हारे आपस में दो शख्स का गवाह होना मुनासिब है जब तुम में से किसी को मौत आने लगे और वसीयत करने का वक्त हो। वो दो शख्स ऐसे हों कि दीनदार हों, ख्वा तुम में से हों या गैर लोगों में से दो शख्स हों। अगर तुम कहीं सफर में गए हो और तुम्हें मौत आ जाए, अगर तुमको शुबा हो तो इन दोनों को बात नमाज रोक लो, फिर दोनों अल्लाह की कसम खाएं कि हम इस कसम के इवज कोई नफा नहीं लेना चाहते, अगरचे कोई कराबतदार भी हो, और अल्लाह ताला की बात को हम पोशीदा न रखेंगे और अल्लाह ताला की बात को हम पोशीदा न करेंगे, हम इस हालत में सख्त गुनाहगार होंगे। फिर अगर इसकी इत्तला हो कि वो दोनों गवाह किसी गुनाह के मुर्तकिब हुए हैं, तो इन लोगों में से जिनके मुकाबले में गुनाह का इर्तकाब हुआ था, और वो शख्स जो सब में करीब तर है जहां वो दोनों खड़े हुए थे, ये दोनों खड़े हों, फिर दोनों अल्लाह की कसम खाएं कि बिल यकीन हमारी ये कसम इन दोनों की इस कसम से ज्यादा रास्त है और हमने जरा तजावुज नहीं किया, हम इस हालत में सख्त जालिम होंगे। ये करीब जरिया है इस अमर का कि वो लोग वाकये को ठीक तौर पर जाहिर करें या इस बात से डर जाएं कि इनकी कस्में लेने के बाद कस्में उल्टी पड़ जाएंगी। और अल्लाह से डरो और सुनो कि अल्लाह ताला फासिक लोगों को हिदायत नहीं करता। आप इस आखिरी हिस्से पे गौर कर लीजिए, हिदायत की तलब के साथ बैठे हैं, जब तक जिंदगी में फिस्क रहेगा, फिस्क कहते हैं नाफरमानी को, रिबेलियसनेस को, ओपनली ट्रांसग्रेशन को, मुनाफिक शर्मा के गुनाह करता है, ऊपर से अच्छा बनता है अंदर से बुरा होता है। फासिक तो कहता है देखो मुझे, मेरा जिस्म देखो, मेरे कपड़े देखो, मेरी ये फलां चीज देखो, मेरा फन देखो, मेरा आर्ट देखो, और हत्ता के खुशियों के नाम पे अपनी बहू बेटियों को नचवा के कहते हैं देखो हमारी बहुएं कैसी अच्छी लगती हैं। किसी ने कमेंट दिया था कि अब क्या जरूरत है ऐसी जगहों पे जाने की, अब तो अपनी ही फिल्में देख लीजिए तो आपको बल्कि अपनी ही औरतें नाचती कूदती दिखेंगी। देखिए कोई फिल्म बनाए तो आपको बुरा लगे, माजरत के साथ कहूंगी, और आप बनवाएं तो बुरा न लगे। आपकी शरीफ बेटियां, आपकी बहू बेटियां, आप उनको सजा संवार के पेश करें किसी के सामने, और अगर कोई बेचारा उस काम को करने लग जाए अपनी जरूरत पूरी करने के लिए तो आप उसको बुरा कहते हैं? वो कहते हैं ना कि इस्लाम की हमदर्दी जो है वो जुर्म से नहीं, यानी इस्लाम की हमदर्दी जो है वो मुआशरे के साथ है, और वो मुजरिम को बचाकर सही करके सही करना चाहता है। जबकि आज वेस्टर्न स्टाइल में आप देखिए तो सारी हमदर्दियां मुजरिमों के साथ हैं। अल्लाह ताला हमारी सोच का किबला बदल दे। फिर आयत 109 से 111, अब यहां से आपको पाया सूरत का इख्तिताम शुरू होता हुआ दिखेगा। हजरत ईसा अलैहिस्सलाम की हकीकी दावत कहती है, ये दो रुकू आप देखेंगे जहां से आप रिसालत का पैगाम है। और खास तौर पे प्लीज, आप में से जो क्रिश्चियंस के इर्द गिर्द रहते हैं, जो वेस्टर्न कंट्रीज में हैं, और मैं खुद भी उसमें हूं, ये तो अलग बात है कि नॉर्वेजियन लोग कुछ भी नहीं कहते अपने आप को, लेकिन जब तक मैं अमेरिका में थी और अभी भी जहां जहां ताल्लुक है, तो ये जिम्मेदारी का एहसास होता है कि कुरान जितना ईसाइयत यानी क्रिश्चियनिटी पे बात करता है, तो हम मुसलमानों का तो बच्चा बच्चा इन अकायद को समझ कर दाइये दीन बन चुका होता। तो अल्लाह ताला हमारे जरिए हमारे हमसायों को, हमारी मेट्स को, हमारे पोस्टमैन और बाकियों को दीन पे ले आए। सुनिएगा, हजरत ईसा की हकीकी दावत ये थी। आप इन इस आयतों का नंबर नोट कर लें, ये भी किसी वक्त किसी अपने कुलीग को, किसी साथी को सुनाई जा सकती है। कैसे? یوم یجمع اللہ الرسل، جس روز اللہ تعالیٰ تمام پیغمبروں کو جمع کرے گا، پھر ارشاد فرمائے گا کہ تم کو کیا جواب ملا تھا؟ What was the response؟ ورس کریں گے، ہم کو کچھ خبر نہیں، تو ہی پوشیدہ باتوں کو پورا جاننے والا ہے. جبکہ اللہ تعالیٰ ارشاد فرمائے گا کہ عیسیٰ ابن مریم، میرا انعام یاد کرو جو تم پر اور تمہاری والدہ پر ہوا. جب میں نے تم کو روح القدس سے تائید دی، تم لوگوں سے کلام کرتے تھے، اور گود میں بھی اور بڑی عمر میں بھی، اور جبکہ میں نے تم کو کتاب اور حکمت کی باتیں اور تورات اور انجیل کی تعلیم دی، اور جبکہ تم میرے حکم سے گارے سے ایک شکل بناتے تھے، اور پھر جیسے پرندے کی شکل ہوتی ہے، پھر تم اس کے اندر پھونک مار دیتے تھے جس سے وہ پرندہ بن جاتا تھا میرے حکم سے، اور تم اچھا کر دیتے تھے مادر زاد اندھے کو اور کوڑی کو میرے حکم سے. یہ لفظ میرے حکم سے کو ذرا توجہ میں رکھیے. ایمان والا کیسے ہر کامیابی کو، ہر کارنامے کو، ہر کہہ لیجئے کہ بہت ہی جو خوبی کی چیز ہوتی ہے، اس کو اللہ تعالیٰ کی طرف منسوب کر دیتا ہے. فرمایا کہ میرے حکم سے یہ تم سب کرتے تھے، اور جبکہ تم مردوں کو نکال کر کھڑا کر لیتے تھے میرے حکم سے، اور جبکہ میں نے بنی اسرائیل کو تم سے باز رکھا تھا جب تم ان کے پاس دلیلیں لے کر آئے تھے، پھر ان میں سے جو کافر تھے انہوں نے کہا کہ سوائے کھلے جادو کے یہ کچھ اور نہیں. یعنی نبی صلی اللہ علیہ وسلم کی طرح حضرت عیسیٰ علیہ السلام کو بھی لوگوں نے جادوگر ہی سمجھا کہ وہ معجزہ نہیں بلکہ جادو ہے. اور جبکہ میں نے حواریین کو حکم دیا کہ تم مجھ پر اور میرے رسول پر ایمان لاؤ، انہوں نے کہا ہم ایمان لائے اور اب شاہد رہیے، ہم پورے فرما بردار ہیں. بیننا مسلمون. نوٹ کیجئے، حضرت عیسیٰ کی زندگی میں ان کے فالوورز خود کو کیا کہہ رہے ہیں؟ مسلمون. آج کیا کہتے ہیں؟ کیا پتا چلا کہ اللہ نے ہر قوم کو نام مسلم کا دیا تھا، بعد میں لوگوں نے فرقہ وارانہ نام لیے. بالکل ایسے ہی ہے جیسے اللہ کے نبی کی زندگی میں صحابہ کرام، پھر تابعین، تبع تابعین، اور اس کے بعد کی کئی جنریشن خود کو صرف مسلمون کہتی تھی. یہ جو بھی آج آپ کو سیکٹیرین نیمز دکھتے ہیں مسلمانوں کے ناموں کے ساتھ ساتھ، یہ بعد کی چیزیں ہیں. یہودیت اور نصرانیت بھی بعد کا نام ہے. اللہ تعالی ہمیں لفظ مسلمان پہ راضی کر دے. پھر آیت 112 سے 115، حضرت عیسیٰ کی قوم کا مطالبہ. قومیں ہمیشہ نبیوں سے مطالبے کرتی رہیں، ان کا مطالبہ تھوڑا سا انجوجل تھا. اس قال الخواریون یا عیسیٰ ابن مریم هل یستطیع ربک، وہ وقت یاد کرنے کے قابل ہے، وہ وقت یاد کے قابل ہے جبکہ حواریوں نے عرض کیا کہ عیسیٰ ابن مریم، کیا آپ کا رب ایسا کر سکتا ہے کہ ہم پر آسمان سے ایک خوان اتار نازل فرمائے؟ آپ نے فرمایا کہ اللہ سے ڈرو اگر تم ایمان والے ہو. وہ بولے ہم یہ چاہتے ہیں کہ ہم اس میں سے کھائیں اور ہمارے دلوں کو پورا اطمینان حاصل ہو اور ہمارا یقین اور بڑھ جائے کہ آپ نے ہم سے سچ بولا اور ہم گواہی دینے والوں میں سے ہو جائیں. عیسیٰ ابن مریم نے دعا کی کہ اللہ، اے ہمارے پروردگار. نوٹ کیجئے، یہ واحد دعا ہے قرآن اور سنت میں جس میں اللہم کے ساتھ ربنا بھی آتا ہے، کیونکہ عموماً قرآنی دعائیں جو ہیں وہ ربنا سے شروع ہوتی ہیں، اور مسنون دعاؤں میں لفظ اللہم آتا ہے، اور اس میں کیا ہے؟ اللہم ربنا. یونیک تھنگ ہے اس دعا کی. اے رب، اے اللہ ہمارے پروردگار، ہم پر آسمان سے کھانا نازل فرما کہ وہ ہمارے لیے، یعنی ہم میں جو اول ہے جو بات کے ہیں، سب کے لیے خوشی کی بات ہو جائے، اور تیری طرف سے ایک نشانی ہو جائے، اور تو ہم کو رزق عطا فرما دے، اور تو سب عطا کرنے والوں سے اچھا ہے. دعا کیجئے کہ اگر ہدایت پہ آنے کی وجہ سے میرا رزق کم ہو جائے تو اے مالک تو مجھے اپنے پاس سے بہترین رزق عطا فرما دے. حق تعالیٰ نے ارشاد فرمایا، میں وہ کھانا تم لوگوں پر نازل کرنے والا ہوں، پھر جو شخص تم میں سے اس کے بعد ناحق شناسی کرے گا. نوٹ کیجئے، حق شناسی کا اپوزٹ ناحق شناسی. تو میں اس کو ایسی سزا دوں گا کہ وہ سزا دنیا جہان والوں میں سے کسی کو نہ دوں گا. کیا پتا چلا کہ انہوں نے ایک کھانا مانگا. آپ کہیں گے اب کھایا کہ نہیں، اترا کہ نہیں، آپ کو مجھے اس سے کیا لگے. لیکن یہ یاد رکھیے کہ مطالبے کر کے، معجزے مانگ کر، مطالبے کر کے ہدایت کی طرف لوگ نہیں آتے. آپ ایک فرمائش پوری کر دیں، وہ دوسری پہ آ جائیں گے، دوسری کریں گے، تیسری پہ آئیں گے. تو کیا پتا چلا، زندگی میں ہدایت کی جب چمک آ جائے، آپ کے دل میں ایک جوت جاگی، فوراً لبیک کہہ دیجئے. آپ اچھا یہ ہو جائے، اچھا پہلے وہ ہو جائے، اللہ وہ کرے پھر کروں گا، یہ کروں گا، تو ایسے لوگوں کو ہدایت پھر بار بار تنگ نہیں کرتی. پھر آپ دیکھیں آیت 113 میں ہم نے القلب المطمئن کی بات دیکھی. وتطمئن قلوبنا، اطمینان قلب क्या होता है, ईमान में मजबूती का बायस होता है और जरिया हिदायत का बायस होता है। यानी जरा सी दिल में कोई बात हो और अगर आप उसको रिजॉल्व कर लें, क्लैरिटी ऑफ माइंड मिल जाए, तो फिर उसके बाद अल्लाह की रहमत से दिल और खुल जाता है। तो कभी भी किसी बारे में, किसी इंसान के बारे में, किसी चीज के बारे में दिल में कोई घबराहट हो रही हो, कुछ सवालात हो, कोई अनयूजुअल थिंग्स हो, तो बड़े अच्छे तरीके से बैठकर बात कर लेनी चाहिए। इससे रिश्ते भी सलामत रहते हैं और दिल भी खराब नहीं होते। और अब आखिरी आयतों की तरफ बढ़ते हैं, 116 से 120। अल्लाह की नेमतें पाकर शुक्र बजा लाना। वइज़ क़ाला अल्लाहु या ईसा इब्न मरियम, और वो वक्त भी काबिले जिक्र है जबकि अल्लाह ताला फरमाएगा, ऐ ईसा इब्न मरियम, क्या तुमने इन लोगों से कह दिया था कि मुझको और मेरी माँ को भी मेरे अलावा यानी अल्लाह के अलावा माबूद करार दे लो। ईसा अलैहिस्सलाम अर्ज करेंगे, मैं तो तुझको मुनज़्ज़ा समझता हूँ, यानी ऐसा ना करो। मुराद ये कि आपने तो ऐसा नहीं कहा, मुझको किसी तरह भी जेबा न था कि मैं ऐसी बात कहता जिसको कहने का मुझको कोई हक नहीं। अगर मैंने कहा होगा तो तुझको इसका इल्म होगा, तू तो मेरे दिल के अंदर की बात भी जानता है और मैं तेरे नफ्स में जो कुछ है इसको भी नहीं जानता। तमाम गैबों को जानने वाला तू ही है। अल्लाह अकबर कबीरा। यहां है वो आयत जो अल्लाह के नबी सारी रात पढ़ के रोते रहे, आयत 116 के बारे में। मुसनद अहमद की रिवायत है 1609। अबू जर रजी अल्लाह अन्हु इसके रावी हैं। कहते हैं कि एक रात अल्लाह के नबी ने नमाज पढ़ी और ऑफकोर्स वो तहज्जुद की नमाज थी। सुबह तक एक ही आयत की तिलावत के साथ रुकू और सुजूद करते रहे, और आयत क्या थी, इन तो अज़िब हम व इन नहुम इबादुक व इन तग़फिर लहुम इन्नका अंतल अज़ीज़ुल हकीम। जब सुबह हुई तो मैंने कहा, ए अल्लाह के रसूल, आप सुबह तक एक ही आयत पढ़ते रहे और इसी के साथ रुकू और सुजूद करते रहे। आपने फरमाया, मैंने अपनी उम्मत के लिए अल्लाह ताला से सिफारिश करने का सवाल किया जिसने मुझे अता कर दिया, और अगर अल्लाह ने चाहा तो वो हर उस शख्स को हासिल होगी जो अल्लाह के साथ किसी को शरीक नहीं ठहराता। अल्लाह का नबी सारी रात हमारे लिए दुआ करता रहा। हम क्या करते हैं रातों को? चलिए रमजान की रातें नहीं तो आम दिनों की बातें। अल्लाह ताला हमें अपने प्यारे नबी की कदर करने की तौफीक अता फरमाए। हजरत ईसा अलैहिस्सलाम की बात आगे बढ़ती है, मा कुलतु लहुम, मैंने तो इनसे और कुछ नहीं कहा मगर सिर्फ वो जो तूने मुझसे कहने को फरमाया था कि तुम अल्लाह की बंदगी इख्तियार करो जो मेरा भी रब है और तुम्हारा भी रब है। मैं इन पर गवाह रहा जब तक इनमें रहा, फिर जब तूने मुझको उठा लिया तो तू ही इन पर मुत्तले रहा और तू हर चीज की पूरी खबर रखता है। अगर तू इनको सजा दे तो ये तेरे बंदे हैं, और अगर तू माफ फरमा दे तो तू जबरदस्त है, हिकमत वाला है। अल्लाह ताला इरशाद फरमाएगा, ये वो दिन है जो दिन सच्चे जो लोग सच्चे थे इनका सच्चा होना इनके काम आएगा। इनको बाग मिलेंगे जिनके नीचे नहरें जारी होंगी जिनमें वो हमेशा हमेशा को रहेंगे। अल्लाह ताला इनसे राजी हुआ और खुश, और ये अल्लाह ताला से राजी और खुश हैं। ये है बड़ी भारी कामयाबी, अल्लाह ही की सल्तनत आसमानों और जमीन की और इन चीजों की जो इनमें मौजूद हैं, और वो हर शय पर पूरी कुदरत रखता है। तो ये थी सूरत अल माईदा, शुरू हुई थी अहदो पैमान के साथ औफु बिल उकूद और खत्म होती है खुशखबरियों पे। हाज़ा यौम यन्फ़ुस सादिकीन सिदकुहुम, इब्ने अब्बास कहते हैं कि यहाँ सादिकीन सिदकुहुम से मुराद मुवाहिदीन है, अल्लाह को एक मानने वाले और अल्लाह की बात को भी मानने वाले। और यहां बात है रदी अल्लाह अन्हु व रदू अन की। दुआ कीजिए अपने लिए, अल्लाह मुझे इनमें शामिल कर दे। ये कैसे होगा? आप अल्लाह की तकदीर पे राजी हो जाएं नंबर एक, और अल्लाह की रजा पे राजी हो जाएं नंबर टू। फाफ ये जो हमने कोर्स किया था रबिया कल्बी, उसमें ये बात हुई थी, यहां सिर्फ हिंट दे रही हूं। जिन्होंने वो कोर्स नहीं सुना अपने लिए लिख लीजिए कि कभी बैठ के सुनिएगा, फिर दौरे कुरान की और बातें बहुत ज्यादा समझ आएंगी इंशाल्लाह। तो अल्लाह की तरफ बंदा राजी कब होता है? नंबर एक तकदीर के फैसलों पर राजी हो जाए, और दूसरी बात अल्लाह की दीवी शरीयत पर राजी हो जाए, यानी अल्लाह के दीन पर फिर अमल करने लग जाए। अल्लाह बंदे से राजी हो ये क्या है कि उसको दुनिया में भी गलत चीजों से निकालकर सही चीजों पे ले जाए, फिर जन्नत में दाखिल करके अपनी अबदी रजा अता फरमाए, और अल्लाह ताला हम में से किसी को महरूम न करे। यहां तक हमने कुरान पाक की चार तवील मदनी सूरतें पढ़ ली, जिसमें एक अगर आगे सूरत अल फातिहा को डाल लें कि जिसका हजम और साइज तो छोटा सा है लेकिन पैगामात बहुत है। اب آگے سے ہم سورت الانام اور سورت العراف دو مکی صورتیں پڑھیں گے. مدنی صورتوں کے مقابلے میں مکی صورتوں کا انداز بالکل ایسے ہے جیسے فائیو کورس میل کے آگے اپٹائزرز کا. کھانا فل دیا جائے سیون کور بھی ہے اور پتہ نہیں کیا کیا لوگ بولتے ہیں جی یہ کھانے اور پتہ نہیں سات ڈشیں بنا کے کھلانی ہے, وہ ہیوی ہوتی ہیں. بہت سے احکامات ہم نے پڑھ لی ہیں الحمدللہ. شریعت کا ایک بنیادی حصہ آپ لوگ آج تک پڑھ چکے ہیں. نفاذ شریعت آپ نے سورت مائدہ میں پڑھ لی ہے. اب آگے سورت الانام سے مکی سورت جب شروع ہوگی تو مکی صورتوں میں بس تین مضمون, توحید, رسالت اور ایمان بالآخرہ. تین سبجیکٹ ہیں اونلی اور لائٹ لگتے ہیں متنی صورتوں کی نسبت. وہاں دماغ کو کھولنا پڑتا ہے, توجہ دینی پڑتی ہے. اچھا وراثت کیا تھی, اچھا یہ وصیت کیا کی, اچھا مرتے ہیں تو کیا آپ کا دماغ ساتھ چل رہا تھا, قصاص کیا تھا, اچھا روزہ کب ٹوٹتا ہے کب نہیں. یہاں آپ کو اپنا دل دینا ہے, آسان دل کی باتیں ہیں. صرف آپ کو اپنے رب کی باتیں ملیں گی, اپنے پیارے رسول کی باتیں ملیں گی اور مرنے کے بعد جنت جہنم کے واقعات ملیں گے. یہ ہے مکی صورتوں کی نسبت متنی صورتوں کا مزاج. اور سورت الانام جو ہم پڑھنے لگے ہیں تو اس کی آیت 1 سے لے کے 110 تک اس پارے میں ہم پڑھیں گے. آگے جا کر دوسرے پارے میں بھی شروع ہوتی ہے. طویل ترین مکی صورت ہے, لکھ لیں. عموماً مدنی صورتیں لمبی تھیں, مکی صورتیں چھوٹی ہیں, جس کی دلیل 30 پارہ ہی دیکھ لیجئے. 2/3 حصہ مکہ میں نازل ہوتا ہے, 86 صورتیں. اور اسی طرح سے مکی صورتوں میں فلو بہت ہے, آیتیں چھوٹی ہیں لیکن صورتوں میں آیتوں کی تعداد لمبی ہوتی ہے. اور یہ صورت جو آپ کے میرے سامنے ہے, سبحان اللہ, ابن عباس جن کو مفسر قرآن کا اللہ کے نبی نے لقب دیا, فرماتے ہیں کہ ایک رات میں نازل ہوئی, ہر آیت 70,000 فرشتوں کے جھرمٹ میں. یعنی اب جو ہم پڑھنے لگے, اب ہم کتنی پڑھیں گے انشاءاللہ پارے کے اینڈ تک, لیکن پوری اکٹھی پڑھ سکیں تو 70,000 فرشتوں کا جھرمٹ ہے. اور اس صورت میں مشرکین مکہ کے ساتھ بالکل حتمی انداز ہے, ان کے مطالبے جاری ہیں, فرمائشی پروگرام. اور اللہ کے نبی کا اللہ سے یہ کہنا کہ اللہ تعالیٰ آپ ان کو موزے دے دیجئے, لیکن اللہ تعالیٰ نے ان کو نہیں دینے, کیونکہ اللہ تعالیٰ اپنے آخری نبی کی امت کو, قوم کو کسی آسمانی سزا سے نہیں ختم کرنا چاہتا تھا, بلکہ وہ کام پھر مدینہ میں آ کر مسلمانوں کی تلواروں سے لیا گیا. صرف وہ سر کاٹے گئے جنہوں نے سرکشی کی. پچھلی قوموں کا تذکرہ ہم پڑھیں گے آگے جا کر انشاءاللہ, بتاؤں گی سورۃ الاعراف پہ. اور یہاں یہ بھی یاد رکھیں کہ سورۃ الانام کا انداز تذکیر بھی اعلی اللہ ہے, اللہ کی نعمتوں کی تذکیر ہے. اور قرآن پاک کی صورتیں جوڑوں کی صورت میں ہیں, تو اللہ نام کا جوڑا الاعراف ہے, پیئرز ہیں. اللہ بس اکیلا اچھا لگتا, الوتر ہے وہ, الاحد الواحد ہے. ابھی چونکہ آج کل پڑھا رہی تھی اور پڑھائی ہے ریسنٹلی, پچھلے سال کے دورے قرآن سے لے کر اس سال کے دورے قرآن کے دوران ہم نے سورت مائدہ, سورت الانام اور کافی حصہ سورت الاعراف کا پڑھا, تو اس کی باتیں اس لیے بھی بہت ساری یاد ہیں. اللہ تعالیٰ آپ کو مجھے عمل والا بنا دے. دیکھیے گا اس پورے حصے میں جو اس بارے میں ہم پڑھیں گے, اللہ کی محبت, رسول کا مقام, مرنے کے بعد کے معاملات کا احساس دلایا جا رہا ہے. پہلی ہی آیت میں اندھیرے اور اجالے کی بات ہے, پھر مادی اور حیوانی وجود کی بات ہے, روح کی غذا قرآن ہے, اللہ کی نافرمانی سے بچنا ہے, خیر اور شر صرف اللہ ہی روک بھی سکتا ہے اور دے بھی سکتا ہے. پھر اس حصے میں آپ کو قیامت کی جھلکیاں دکھیں گی. کچھ لوگ اللہ کی بات سے خود بھی رکتے ہیں اور دوسروں کو بھی روکتے ہیں, ان کا تذکرہ ہے اس میں. اور دنیا کی زندگی کھیل تماشے کے سوا اور کچھ نہیں. قیامت کی حسرتیں اور دین حق کے راستے کی مشکلات. پھر مومنوں اور مجرموں کے الگ الگ راستے, تمہارا الگ راستہ, ہمارا الگ راستہ والی بات. پھر اللہ سبحانہ تعالیٰ کے علم کی وسعت کا بیان آپ دیکھیں گے. اللہ تعالیٰ سے چپ کے مانگنا سیکھیں گے. اللہ نعمتوں سے نوازتا ہے, اور جہاں دین کا مذاق ہو وہاں نہیں بیٹھنا. ہدایت یافتہ صحبتوں کو حاصل کرنے کی کوشش کرنی ہے. پھر حضرت عیسیٰ علیہ السلام, حضرت ابراہیم علیہ السلام کا مشاہدہ حق کا سفر ہے. ادھر ابراہیم علیہ السلام کی صداقت کا تذکرہ ہے, انبیاء کرام کی باتیں, اور پھر آخر میں وما قدر اللہ حق قدری دیکھیں گے آپ. اور جو آخر کو ہم پڑھیں گے اس میں آپ قرآن کی خوبیاں, دنیا سے اکیلے جانا ہے, اور ایمان کے پھل کے پکنے کی مٹھاس کے مراحل دیکھیں گے. اور پھر ہم دیکھیں گے کہ ایمان والا رب کو ناراض نہیں کر سکتا. مشرکانہ عقائد کا رد بھی ہے, اور جو ہدایت سے بھٹک گیا پھر اللہ اس کو اور بھٹکنے دیتے ہیں. آپ کو اندازہ ہے کہ آپ صرف ترجمے کے ساتھ بھی اتنا کچھ سیکھ رہے ہیں. اگر یہ پوائنٹر نہ دوں تو آپ کو کیا محسوس ہوگا؟ یہاں سے دیکھیے کہ قرآن ایک سمندر ہے. آئیے شروع کرتے ہیں اس دعا کے ساتھ کہ اللہ فرشتوں کا نزول ہو اور جہالت بھی دور ہو, جراثیم بھی دور ہوں, بیماریاں بھی دور ہوں, پریشانیاں بھی دور ہو جائیں, اور اللہ تعالیٰ دلوں میں امن اور سکون عطا فرمائے. بسم اللہ الرحمن الرحیم. الحمد للہ الذی خلق السماوات والارض وجعل الظلمات والنور ثم الذین کفروا بربهم یعدلون. الحمد سے شروع ہونے والی یہ ایک سورت, چار سورتیں قرآن پاک میں جس میں سے یہ دوسری سورت ہے ہمارے پاس. اور مزے کی بات ہے کہ ہر سات سپاروں کے بعد آپ کو یہ دکھتا ہے. سورت فاتحہ میں الحمد ہے, اب یہاں آئی ہے, پھر آگے سورت کہف پہ آئے گی, پھر آگے دیکھتے جائیے گا. تو ادھر ٹاپک لکھیے مادی اور حیوانی وجود کا فرق. تمام تعریف اللہ ہی کے لائق ہیں جس نے آسمانوں اور زمین کو پیدا کیا اور تاریکیوں اور نور کو بنایا. پھر بھی کافر لوگ غیر اللہ کو اپنے رب کے برابر قرار دیتے ہیں. وہ ایسا ہے جس نے تم کو مٹی سے بنایا, پھر ایک وقت معین طے کیا, اور دوسرا معین وقت خاص اللہ کے نزدیک ہے, یعنی تمہاری موت کا وقت. وہ اللہ نے نہیں کسی کو بتایا, پھر بھی تم شک کرتے ہو. اور وہی ہے معبود بحرک آسمانوں میں بھی اور زمین میں بھی, یعنی زمین اور آسمان کا خدا الگ نہیں ہے, ایک ہی خدا ہے زمین اور آسمان کا. وہ تمہارے پوشیدہ احوال کو بھی اور تمہارے ظاہر احوال کو بھی جانتا ہے, اور تم جو کچھ عمل کرتے ہو اس کو بھی جانتا ہے. سورت بڑے خوبصورت ٹاپک کے ساتھ شروع ہوتی ہے, ذرا سے اس پہ بات کروں گی آپ کے اپنے میرے وجود پہ. دو باتیں ہیں, جعل الظلمات والنور. اگر اس کی ایک سطحی سی بات سمجھی جائے تو اندھیرے اور روشنی کا فرق تو سبھی کو پتا ہے, لیکن چونکہ اس میں آگے شرک کی بات ہے تو انسان کے وجود کا تذکرہ ہے. ہمارا یہ وجود جس کو آپ اور میں کہتے ہیں میں, آئی ایم, میرے تو انیشیلز بھی یہی ہیں, آئی ایم, میں, یہ کیا ہے؟ یہ آپ کا میرا یہ جسم نہیں ہے, یہ ہماری روح ہے. لکھیے انسان کا وجود دو چیزوں سے مل کر بنا, ایک وہ جس کو ہم جسم کہتے ہیں مٹی کا, جو آپ کا مجھے مجھے آپ کا کسی حد تک دکھتا ہے. یہ چونکہ مٹی کے زمین مٹی سے نکلا, آدم کو بھی مٹی سے بنایا گیا, اس کا دل مٹی میں لگتا ہے. مٹیریلزم, مادہ پرستی, دنیا کی محبت اس مٹی کے وجود کا تقاضا ہے. کھانے کو مل جاتا ہے تو تکیہ مانگتے ہیں, ہائے اب سونا ہے, پھر گرم نرم گدا مانگتے ہیں, پھر بلینکٹ مانگتے ہیں, پھر ہم اٹھتے ہیں تو ہمیں چپل چاہیے ہوتا ہے, پھر ہم ہر وقت چائے کافی چلتی ہے, یہ سارا اس جسم کے لاڈ دیکھتے ہیں. اصل چیز اندر کی روشنی ہے جس کو روح کہتے ہیں, وہ ہے اصل جوہر جس کو اللہ نے پیدا کیا. اس جسم کی حیثیت ایک ریپنگ پیپر کی ہے, کسی کو براؤن ڈال دیا, کسی کو وائٹ, کسی کو کالا, کسی پہ دبے, کسی پہ بال ہیں, کسی کے سٹینز ہیں, سکن کلر ڈیفرنٹ, یہ ریپنگ پیپرز ہیں. موت کی صورت میں اللہ تعالیٰ یا ایتھا النفس المطمئنہ ارجعی الی ربی کی راضیہ مرضیہ کہتے ہوئے مومن کی روح کو لے جائے گا. سورت فجر میں ہم پڑھیں گے اس کی آخری آیتیں. وہ موتی روح کا اللہ چن کے اپنے پاس لے جائے گا اور اس کو جنتوں میں بسا دے گا, اور ہمارے جسم کا یہ وجود لوگ کچھ ریچولز ادا کر کے مٹی کے سپرد کر دیں گے, اور دیٹس اٹ. یہ ہے ہمارے وجود کا وہ حصہ جس کو سجاتے سوارتے کھاتے ہیں. سوال کریے گا بعد میں خود سے, ہم سب, کیا میں اس ریپنگ پیپر کو بچاتی رہ گئی اور موتی کی فکر ہی نہیں ہے؟ روح چونکہ آسمان سے آئی, اللہ نے ڈالی, تو اس کا دل رکھتا ہے اوپر کی چیزوں میں. یہ جو قرآن کی محفل میں آپ کو پتہ ہی نہیں چلتا نا, دو گھنٹے کدھر گئے, مجھے بھی نہیں پتا چلتا, بلیف بھی نہیں پتا چلتا. کوئی کہتا ہے ہم تو سنتے ہیں, آپ پڑھتی ہیں, آپ تھکتی نہیں. میں نے کہا کہ آپ کو کیا بتاؤں, مجھے تو ایسے لگتا ہے ایک گھنٹے میں ڈھائی گھنٹے کا چلے جاتے ہیں. تو یہ روح کو خزا ملتی ہے. آپ جسم کا کھانا کھاتے ہیں آپ کو نیند آتی ہے نا, روح کو کھانا کھاتے ہیں, روح کو کھانا کھلاتے ہیں تو اونگ آتی ہے. آپ میں سے کوئی سو بھی جاتے ہوں گے پیچھے بیٹھے ہوئے اپنے گھروں میں, مجھے تو نہیں پتا. اب تو اللہ نے بچا لیا سب کو, ورنہ میں اکثر ساتھیوں کو کہتی جس کو سونا ہو وہ آ جائے کلاس میں بیٹھ کے, پیچھے وہ صوفے بھی رکھے ہیں وہاں سو جائیے گا الحمدللہ. ہاں, لیکن یہ جو نی سکون ملتا ہے نا, اطمینان, یہ وہی بات جو پہلی آیت ہے کہ رونا آتا ہے وہی داس میما انزلہ, یہ وہ روح کو کھانا ملتا ہے. تو اب آپ کا میرا سوال اپنے آپ سے یہ ہونا چاہیے ان ساری باتوں کو سننے کے بعد, کہ پھر مجھے اپنی روح کی زیادہ فکر ہے یا پھر اپنے بدن کی؟ سب کچھ کیجئے دنیا میں صرف وقتی طور پہ, اور آخرت کو سجائیے, اپنی روح کو چمکائیے, اور اس کے لیے آپ کو ہدایت سے آگے بڑھ کر اب حق کو قبول کرنا پڑے گا. آیت 4 سے 11 کا ٹاپک لکھیے, غفلت شعاری. کچھ لوگ غفلتوں میں زندگی بسر کرنا چاہتے ہیں, اللہ کہتے شوق سے کرو. کیا حال ہے ان کا جو ایسے لوگ ہیں؟ وَمَا تَعْتِيهِ مِنْ آیَتِ مِنْ آیَاتِ رَبِّهِمْ إِلَّا كَانُوا عَنْهَا مُعْرِضِينَ. پہلے دعا کریں کہ میں ان میں نہ ہوں. اللہ کہتے ہیں جب بھی ان کے پاس کوئی آیت, کوئی نشانی ان کے رب کی نشانیوں میں سے آتی ہے, یہ تو اسے اعتراض ہی کرتے رہتے ہیں, یعنی نہیں آتی مگر یہ اعتراض کرتے ہیں. کہیں ہمارے ساتھ ایسا تو نہیں ہو رہا؟ کتنی آیتیں پڑھ لی ہیں اب گن کے دیکھ لیجئے, سورۃ بقرہ سے لے کے ابھی تک کی آیتوں کو, ہزار سے زائد آیتیں پڑھ چکے ہوں گے. کیا ہم نے ہر آیت کو اور نشانی کو بس اوور لک کر دیا, جانے دو؟ نہیں, اللہ نہ کرے ایسے ہوں. یہ آپ انداز اب سمجھیے کہ اس آیتوں کو, آپ سوچیے کہ اللہ کے نبی کو تقریباً 11 سال ہو گئے تھے مکہ میں دین کی بات کرتے کرتے, پھر بھی ابھی تک لوگوں کے مطالبے نہیں پورے ہوئے. فرمایا انہوں نے اس سچی کتاب کو بھی جھٹلایا جبکہ وہ ان کے پاس پہنچی, سو جلد ہی ان کو خبر مل جائے گی اس چیز کی جس کے ساتھ یہ لوگ مذاق کیا کرتے تھے. کیا انہوں نے دیکھا نہیں کہ ہم نے ان سے پہلے کتنی جماعتوں کو ہلاک کر دیا, جب جن کو ہم نے دنیا میں ایسی قوت دی تھی جو تم کو نہیں دی, اور ہم نے ان پر خوب بارشیں برسائیں تھیں, ہم نے ان کے نیچے سے نہریں جاری کی, پھر ہم نے ان کو گناہوں کے سبب ہلاک کر ڈالا, اور ان کے بعد دوسری جماعتوں کو پیدا کر دیا, اور اگر ہم کاغذ پر لکھا ہوا کوئی نوشتہ آپ پر نازل فرماتے پھر اس کو یہ لوگ اپنے ہاتھوں سے چھو بھی لیتے تب بھی یہ کافر لوگ یہی کہتے کہ یہ کچھ بھی نہیں صرف صریح جادو ہے. آج کی دولت اور آج کی ترقی پہ کوئی مان نہ کرے, پیچھے تو اس سے بہت زیادہ گزر گیا. اور یہ لوگ یوں کہتے ہیں کہ ان کے پاس کوئی فرشتہ کیوں نہیں اتارا گیا, اور اگر ہم فرشتہ بھی بھیج دیتے تو سارا قصہ ہی ختم ہو جاتا, پھر ان کو ذرا بھی مہلت نہ دی جاتی, اور اگر ہم اس کو فرشتہ تجویز کرتے تو ہم اس کو آدمی ہی بناتے, اور ہمارے اس فعل سے پھر ان پر وہی اشکال یعنی شبہ ہوتا جو اب ان کا اشکال ہے. یعنی ان کو فرشتہ بھی مل جاتا انسان کے روپ میں تو پھر بھی کہتے ہی انسان ہی ہے. دیکھیں کیسی عجیب بات ہے کہ لوگ ہدایت والی کتاب سے ہدایت لینے کے بجائے یہ سوچیں کہ اللہ کے نبی نور تھے کہ بشر تھے, فرشتے تھے, کیا تھے. اللہ کے بندو عمل کرو, تمہیں جو کام کرنے کو کہا ہے وہ کیا کرو. تو لہٰذا اپنے عقیدے کو درست کیجئے. ہر دور میں نبیوں کے بشر ہونے کو چیلنج کیا گیا, اور واقعی آپ سے پہلے جو پیغمبر ہوئے ہیں ان کے ساتھ بھی مذاق کیا گیا ہے, پھر جن لوگوں نے ان سے مذاق کیا تھا ان کو اس عذاب نے آ گھیرا جس کا مذاق اڑاتے تھے. آپ فرما دیجئے کہ ذرا زمین میں چل پھر کر دیکھو, پھر دیکھ لو کہ تکذیب کرنے والوں کا کیا انجام ہوا. اللہ تعالی ہمیں تکذیب سے بچا دے. آگے آیت نمبر 12 سے 14 کا ٹاپک ہے خالق کائنات, یعنی اسی کو دیکھو کہ تمہارے لیے کتنی پیاری کائنات سجا دی. قل لمن ما فی السماوات والارض, آپ کہیے کہ جو کچھ آسمانوں میں ہے اور جو زمین میں موجود ہے یہ سب کس کی ملکیت ہے؟ آپ بھی خود کو جواب دیں, اللہ کی ملکیت ہے. آپ کہہ دیجئے کہ سب اللہ ہی کی ملکیت ہے, اللہ نے مہربانی فرمانا اپنے اوپر لازم فرما لیا. ہائی لائٹ کرنا چاہیں تو کر لیجئے, کتب علی نفسہ الرحمہ, اس کی رحمتوں کی وجہ سے آج تک ہم جی رہے ہیں. تم کو اللہ تعالیٰ قیامت کے روز جمع کرے گا, اس میں کوئی شک نہیں. جن لوگوں نے اپنے آپ کو گھاٹے میں ڈالا پس وہ ایمان نہیں لائیں گے. دعا کیجئے ہدایت کی طلب والے دل کے ساتھ کہ اللہ مجھے ایسے لوگوں میں نہ رکھنا کہ جو سن کر بھی اس بات سے فائدہ نہ اٹھا سکے. اور اللہ ہی کی ملک ہیں وہ سب کچھ جو رات اور دن میں رہتی ہیں, وہی سب سننے والا بڑا جاننے والا ہے. آپ کہیے کہ کیا اللہ کے سوا, جو کہ آسمانوں اور زمین کا پیدا کرنے والا ہے, جو کہ کھانے کو دیتا ہے اور اس کو کوئی کھانے کو نہیں دیتا, اور کسی کو معبود قرار دوں؟ آپ فرما دیجئے کہ مجھ کو حکم یہ ہوا کہ سب سے پہلے میں اسلام قبول کروں, تو مشرکوں سے آپ نہ ہو جائیے. یعنی قوم کے ساتھ جو یہ قسم کی مناظرے بازی تھی نا, اس کا تذکرہ ان ساری آیتوں میں. کیسے اللہ سبحانہ وتعالی ان آیتوں پہ غور و فکر کرنے کی دعوت دے کر آپ کو مجھے یہ یقین دلاتے ہیں کہ جب اللہ کی کوئی بات تمہارے دل پہ اترے, کوئی کانوں میں پڑ جائے, تو بس فوراً مان لو. دیکھیے انگلش کا ایک محاورہ ہے جس کو میں اپنے لفظوں میں آپ کو بتانا چاہتی ہوں, گائیڈنس ڈینائڈ اف یو ڈیلے گائیڈنس, گائیڈنس ول بی لوز ہو جائے گی آپ سے. انصاف کے لیے بھی یہی بات آتی ہے کہ اگر آپ انصاف کو ڈیلے کر دیں تو وہ ڈینائی ہو جاتا ہے. अगर हिदायत की तलब इस वक्त दिल में आ गई है ना, तो इसको डिले ना कीजिए, बढ़कर हक को अपना लीजिए, कहीं ना कहीं अपने आप को खपा लीजिए, वरना क्या होगा। आयत 15 से 16 देखिए, रब की नाफरमानी से बचना है। ये आयत आप सबको मैं कोड के तौर पे देती हूँ, नंबर नोट कर लें। कभी कोई आपकी मर्जी के खिलाफ आपको किसी गुनाह के काम पे माइल करे, वो कोई महफिल है, वो कोई रस्म है, वो कोई दीन के नाम पे बिदत की महफिल है, तो ये आयत याद कर लीजिए, ये पढ़ के सुना दें। शर्त है कि उनको भी तर्जमा आता हो, और ना आता हो तो आप तर्जमे के साथ सुना दीजिए, शायद इसी से उनका दिल चाहे कि वो और पढ़ने लग जाए। और वो आयत क्या है, कुल इन्नी अखाफ इन असईतु रब्बी अज़ाब यौमिन अज़ीम। आप कह दीजिए कि मैं अगर अपने रब का कहना ना मानूं तो मैं एक बड़े दिन के अजाब से डरता हूं। कितना खूबसूरत जुमला। आपकी लंबी चौड़ी बातें करते हैं, ये गुनाह है, ये गलत है, ये नाफरमानी है, ये ऐसा है, ये नहीं, वो एक जुमला बोल दीजिए बस। जिस शख्स से इस रोज वो अजाब हटा दिया जाए तो इस पर अल्लाह ताला ने बड़ा रहम किया, और ये सरीह कामयाबी है। अल्लाह ताला हमें जरूरत दे दे, जरूरत के बगैर जीना भी कोई जीना है। अल्लाह ताला हमें दीन की जरूरत दे। वी शुडंट बी एम्बेरस्ड मुस्लिम, वी शुड बी प्राउड टू बी अ मुस्लिम। और आयत 17-18 साथ ही आ गई। बंदा कहते नहीं लोग नाराज होंगे तो क्या होगा, शौहर नाराज हो गए तो मैं कहां जाऊंगी, खानदान नाराज हुआ तो बच्चों के रिश्ते कहां करूंगी, यही सवाल है ना। दोस्तें नाराज हो गई तो मेरी पार्टियां किधर जाएंगी। तो अल्लाह आपको आयत 17-18 में जवाब देते हैं कि खैर और शर को सिर्फ अल्लाह रोक सकता है। वही यमसकल्लाहु बिदुर्रिन फलाकाशिफलहु इल्लाहु। और अगर तुझको अल्लाह ताला कोई तकलीफ पहुंचाए तो इसको दूर करने वाला सिवाय अल्लाह ताला के और कोई नहीं। आपकी फिक्र करते हैं। और अगर अल्लाह तुझको कोई नफा पहुंचा दे तो वो हर चीज पर पूरी कुदरत रखता है, वही अपने बंदों के ऊपर गालिब है और बरतर है, और वही बड़ी हिकमत वाला और पूरी खबर रखने वाला है। क्या बता दिया अल्लाह ने, कि अल्लाह ताला पे नजरें लगाओ, अल्लाह ताला से अपने ताल्लुकात अच्छे करो, और जिससे जिसका खाते उसकी मानो। हम दूसरों से डर डर के जिंदगी गुजारते हैं, जबकि जो देता है उसकी बात नहीं मानते। अल्लाह ताला हमें अपनी इताअत दे दे। फिर आगे आयत 19 से 25, क्यामत की झलकियां हैं। कुलई ही शही नकवरु शहादा। आप कहिए सबसे बड़ी चीज गवाही देने के लिए कौन है। आप कहिए कि मेरे और तुम्हारे दरमियान अल्लाह गवाह है, और मेरे पास ये कुरान बतौर वही के भेजा गया, ताकि मैं इस कुरान के जरिए से तुमको और जिस जिस को ये कुरान पहुंचे इन सब को डराऊं। क्या तुम सचमुच यही गवाही दोगे कि अल्लाह ताला के साथ कुछ और भी माबूद हैं। आप कह दीजिए कि मैं तो गवाही नहीं देता। आप फरमा दीजिए बस वो तो एक ही माबूद है, और बेशक मैं तुम्हारे शिर्क से बेजार हूँ। दुआ कीजिए कि जो नबी सल्लल्लाहु अलैहि वसल्लम का कॉन्फिडेंस इस आयत में दिखाया गया, हमें भी ये नसीब हो जाए। सारी दुनिया एक तरफ और आप एक तरफ, कोई बात नहीं। मेजोरिटी इज नॉट अथॉरिटी, पीयर प्रेशर इज नथिंग। जिन लोगों को हमने किताब दी है वो लोग रसूल को पहचानते हैं जिस तरह अपने बेटों को पहचानते हैं। जिन लोगों ने अपने आप को घाटे में डाला है बस वो ईमान नहीं लाएंगे। और इससे ज्यादा बेइंसाफ कौन होगा जो अल्लाह ताला पर झूठ बोहतान बांधे या अल्लाह की आयात को झूठा बतलाए। ऐसे बेइंसाफों को कामयाबी न होगी, और वो वक्त भी याद करने के काबिल है जिस रोज हम तमाम मखलूकात को जमा करेंगे। फिर हम मुशरिकीन से कहेंगे तुम्हारे वो शुरका जिनके माबूद होने का तुम दावा करते थे कहाँ गए। जरा सा नोट कीजिए इस जुमले की सख्ती को। फिर इनके शिर्क का अंजाम इसके सिवा और कुछ ना होगा कि वो यूं कहेंगे कि कसम अल्लाह के अपने परवरदिगार की हम मुशरिक न थे। जरा देखो तो उन्होंने किस तरह झूठ बोला, यानी कैसे बात बदल गए। अपनी जानों पर झूठ बोला, और जिन चीजों को वो झूठ मूठ तराशा करते थे वो सब गायब हो गए। वो कहते हैं ना, वही पत्ते हवा देंगे जिन पर तकिया था। और इनमें से बाज ऐसे हैं जो आपकी तरफ कान लगाते हैं, और हमने भी इनके दिलों पर पर्दा डाल रखा है इससे कि वो इस बात को समझे और इनके कानों में डांट दे रखी है। और अगर वो लोग तमाम दलाइल को देख भी ले तो भी इन पर कभी ईमान न लाएं, यहां तक कि जब ये लोग आपके पास आते हैं तो आपसे ख्वामख्वाह झगड़ते हैं। ये लोग जो काफिर हैं यूं कहते हैं, ये तो कुछ भी नहीं, सिर्फ बेसनद बातें हैं जो पहलों से चली जा रही हैं या पहलों से चली आ रही हैं। यहां आप देखिए कि आयत 25 में गिलाफ सदा दिल की बात हुई। अल कल्बुल मकनून, मकनून ये है जो जिसको आप कान कहते हैं ना, कान गार को कहते हैं बेसिकली, اکنہ کا لفظ بھی آپ پڑھتے ہیں، سورت کہف میں بھی یہ لفظ آتا ہے، تو ذرا سا دیکھیے گا، بہت ہی زبردست قسم کا یہ اللہ تعالیٰ کا انتقام ہوتا ہے. حق سے محرومی کی وجوہات، آپ نے اس بارے میں حق کو لینے کی نیت کی ہے نا، اور یاد رکھیے بار بار کہ یہ ہدایت سے اگلا سٹیپ ہے. ہدایت کی طلب جاگتی ہے، پھر حق کو لیا جاتا ہے، یعنی آپ اپنے آپ کو ڈیووٹ کر دیجئے، فوکس کر دیجئے حق کے ساتھ. اب وجعلنا علی قلوبہم اکنتن، کہہ کر اللہ تعالیٰ نے کیا بتایا، میں نے تو ان کے کان بالکل ٹھیک پیدا کیے تھے، لیکن ان کانوں نے اتنا باطل سنا کہ اب حق اچھا ہی نہیں لگتا. سوچیے، غیبتیں سن سن کر کہیں قرآن سننا مشکل تو نہیں لگ رہا، چغلیاں سن سن کر اور ایسی نافرمانی کی باتیں اور دین کا اسلام کے خلاف جوکس اور نہ جانے کیا کچھ سن سن کر دل سخت تو نہیں ہوا. تو یاد رکھیے گا کہ جب یہ سب ہوتا ہے تو حق کی حق سے محرومی ہوتی ہے، اور اس کی وجوہات کیا ہے، نوٹ کرے، غفلت پرستی، خواہشات کی پیروی، تعصب پر قائم رہنا، دائی حق کی تعلیمات کا انکار. ایسا بندہ کوئی نہیں سن سکتا، آپ کی طرح دو گھنٹے سے زیادہ نہیں بیٹھ سکتا کوئی. الحمدللہ، شکر کیجئے، آپ اس بات کی دلیل ہیں کہ آپ کے کانوں پہ اللہ نے پردے نہیں ڈالے ہوئے. یہ پردے کھلتے جاتے ہیں قرآن کو سنتے سنتے، اور حق کو جان لینے کے بعد پھر وہ بندہ جھٹلانے لگتا ہے. کافی اچھی سمٹمز آپ کو اپنے اندر دکھی ہوں گی، اس پہ کہیے الحمدللہ. پھر آگے آئے 26 سے 30، اللہ کی بات سے رکنے اور روکنے والے، اللہ تعالیٰ ان دونوں میں ہی ہمیں بالکل نہ شامل کرے، کیونکہ وہم ینہون عنہ وینأون عنہ، اور یہ لوگ اس سے دوسروں کو بھی روکتے ہیں اور خود بھی اس سے دور رکتے ہیں. یہ لوگ اپنے آپ ہی کو تباہ کر رہے ہیں اور اس کی کچھ خبر بھی نہیں رکھتے. یہ بھی قابل غور نقطہ ہے، کیونکہ انسان کو نہیں پتا ہوتا کہ وہ نہیں جانتا. غلط کام کرنے والے کو شیطان ہمیشہ یہ تسلی دیتا ہے، اٹس اوکے، تم غلط نہیں کر رہے. یہی بات ہے ادھر. اور اگر آپ اس وقت دیکھیں جبکہ یہ دوزخ کے پاس کھڑے کیے جائیں گے تو کہیں گے، ہائے کیا اچھی بات ہو کہ ہم پھر واپس بھیج دیے جائیں. اور اگر ایسا ہو جائے تو ہم اپنے رب کی آیات کو جھوٹا نہ بتلائیں اور ہم ایمان لانے والوں میں سے ہو جائیں. اس پہ کیا کہوں میں، اب پچھتائے کیا ہوت جب چڑیاں چگ گئیں کھیت. جہنم کے دروازے پہ کھڑے ہو کے تمہیں وہ بات حق کی سمجھ آئی جو تمہیں آج اس ساتویں پارے میں سمجھائی جا رہی تھی، کتنا ریگریٹ ہوگا، کتنی حسرت ہوگی اس دن. اور عربی کا جملہ پڑھو نا، والا اترا از وہ کفو النار، ایسا لگتا ہے تنور کے پاس کسی کو کھڑا کر کے دھکا دیا جا رہا ہے، اور وہ تنور عام تنور نہیں ہے، اصل میں وہ اللہ اکبر کبیرہ بہت بڑی حقیقت ہے. بلکہ جس چیز کو اس سے قبل چھپایا کرتے تھے وہ ان کے سامنے آ گئی. کہتے تھے کوئی نہیں، جہنم نہیں ہے، کوئی نہیں جلے گا، ایسی مولویوں کی باتیں. یہ مولویوں کی باتیں تھوڑی ہیں، یہ تو رب کی باتیں ہیں جو تمہارا بھی رب ہے اور سب کا رب ہے. اور اگر یہ لوگ پھر واپس بھیج بھی دیے جائیں تب بھی وہی کام کریں گے جن سے ان کو منع کیا گیا تھا، اور یقیناً یہ بالکل جھوٹے ہیں. کتنی بڑی حقیقت ہے. زندگی میں کئی دفعہ بندہ بیماری سے اٹھتا ہے، بیماری میں نیت کرتا ہے میں ٹھیک ہو گیا، میں بچ گیا، میں کبھی غلط کام نہیں کروں گا. جہاز ڈولنے لگا، ہر ڈولتے جہاز کے ساتھ نیت ہوتی ہے اللہ بچی ہو جاؤں گی، پھر کیا ہوتا ہے. تو اللہ کہتا ہے یہ جہنم دیکھ کر واپس آ کے دنیا میں بھیج دیتے، یہ پھر وہی کریں گے. کتنا سٹبن ہے انسان. اور یہ کہتے ہیں صرف یہی دنیا کی زندگی ہماری زندگی ہے اور ہم زندہ نہ کیے جائیں گے. یہ ہے آج کہتے جس کو کہتے ہیں زندگی، موج مستی، جوانی مستانی، موج موج کرو، مستی کرو. یہ دنیا نقد ہے، وہ آخرت ادھار ہے. اللہ کہتے ہیں نہیں، ان کو ابھی پتہ لگے گا. اور اگر آپ اس وقت دیکھیں جب یہ اپنے رب کے سامنے کھڑے کیے جائیں گے، اللہ تعالیٰ فرمائے گا کیا یہ واقعی امر حق نہیں ہے. بے شک قسم اپنے رب کی، اللہ تعالیٰ فرمائے گا آپ تو اپنے کفر کے عوض عذاب کو چکھو. کیا فائدہ اس دن، اب کیا ہوا. آپ دیکھیے کہ انسان آج رو لے، اور آپ مکی صورتوں میں یہ انداز بہت دیکھیں گے. اب دل کی مٹی نرم ہو رہی ہے، اصل میں رقائق قلبی کی آیتیں ہیں، دلوں کی نرمی. اور آگے دنیا کی حقیقت بتائی جا رہی ہے، آئے 31 سے 32 میں، دنیا کی زندگی کھیل تماشا نہیں، ایک سنجیدہ حقیقت ہے. قد خسر الذین کذبوا بلقاء اللہ، بے شک خسارے میں پڑے رہے وہ لوگ جنہوں نے اللہ سے ملنے کی تکذیب کی، یعنی اس کو جھٹلا دیا، یہاں تک کہ جب وہ معین وقت ان پر اچانک پہنچے گا کہیں گے ہائے افسوس، ہماری کوتاہی پردیش کے بارے میں ہوئی. اور حالت ان کی یہ ہوگی کہ وہ اپنے بوجھ اپنی پیٹھوں پر لادے ہوں گے. خوب سن لو کہ بری ہوگی وہ چیز جس کو وہ لاد رہے ہوں گے، और दुनिया की जिंदगी तो कुछ भी नहीं सिवाय लहव और लाइफ के, और आखिरत मुत्तकियों के लिए बेहतर है, क्या तुम सोचते समझते नहीं? जरा से इस पे आप खुद ही सोच समझ ले, मैं क्या बोलूं, इतनी क्लियर आते हैं कमरों पे बोझ लदे हुए उन लोगों के भी जिनको हमने अपने साथ गुमराया गुमराह किया। आयत 33 से 41, क्यामत की हसरतें, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को बुनियाद बनाया जा रहा है। क्या आप इनके बारे में इतना क्यों कुड़ते हैं? क्योंकि अल्लाह के नबी फरमाया करते थे कि जो मुझे आखिरत के बारे में पता है तुम्हें पता लग जाए, तुम बिस्तरों पे आराम करना छोड़ दो, लज्जत लेना छोड़ दो, अपने मुर्दों को दफनाना छोड़ दो। आज भी जो दर्द के साथ इस कुरान को पढ़ लेता है उसको नींद नहीं आती, फिर वो फारिग नहीं रह सकता, वो अपने वक्त को जिया नहीं कर सकता, वो खूब से खूबतर की तलाश में मजीद से मजीद नेकियों में बढ़ेगा, और अल्लाह ताला हम सब को ये तड़फ लगा दे। قَدْ نَعْلَمُ إِنَّهُ لَيَحْزُنُكَ الَّذِي, हम खूब जानते हैं कि आपको इनके अकवाल मगमूम करते हैं, यानी आप गम में पड़ जाते हैं इनकी बातें सुनकर। और बातें क्या होती थी? ऐसी बेतुकी बातें आपके खिलाफ, दीन के बाखिलाफ, इस्लाम के खिलाफ, साथियों के खिलाफ, हाँ तो करते रहे। बस ये लोग आपको झूठा नहीं कहते, लेकिन ये जालिम तो अल्लाह की आयतों का इनकार करते हैं, और बहुत से पैगंबर जो आपसे पहले हुए हैं इनकी भी तकजीब की जाती रही, बस उन्होंने इस पर सब्र ही किया, इनकी तकजीब की गई और इनको ईजाएं पहुंचाई गई, यहां तक कि हमारी मदद इनको आप पहुंची, और अल्लाह की बातों को कोई बदलने वाला नहीं। आपके पास बाज पैगंबरों की बाज खबरें पहुंच चुकी हैं। कितनी तसलियां आसमानों से आती हैं उस बंदे को जिसको दुनिया में उसके रब के नाम पे आजमाया जाए, कभी इस लज्जत को पा के तो देखिए। आता है जवाब आखिर, अल्लाह ताला फिर आसमानों से नबी को तसली देते थे, आज भी देंगे। फिर आप देखिए कि आयत 35 में आपने एक जुमला जो देखा है, इस पे जरा सा गौर कीजिए। वला इंशाअल्लाहु लजमाअहुम अलल हुदा, हिदायत से मुतल्लिक आयात में से एक आयत है। हिदायत चाहत और कोशिश से ही मिलेगी, कैसे? और अगर आपको इनका इराज करना गिरा गुजरता है, और अगर आपको ये कुदरत है कि जमीन में कोई सुरंग या आसमान में कोई सीढ़ी ढूंढ लें और फिर कोई मौजजा ले आए, तो कर लीजिए। और अगर अल्लाह को मंजूर होता तो इन सब को जमा कर देता, बस आप नादानों में से न हो जाइए। वही लोग कबूल करते हैं जो सुनते हैं, और मुर्दों को अल्लाह ताला जिंदा करके उठाएगा, फिर सब अल्लाह ही की तरफ लाए जाएंगे। और ये लोग कहते हैं कि इन पर कोई मौजज़ा क्यों नाजिल ना किया गया इनके रब की तरफ से? आप फरमा दीजिए कि अल्लाह ताला को बेशक पूरी कुदरत है इस पर कि वो मौजज़ा नाजिल फरमाए, लेकिन इनमें से अक्सर बेखबर हैं। देखिए मुझसे कौन मांगता है जिसके दिल में भी हिदायत की तलब नहीं जागी हुई? डॉक्टर से तो हमने कभी नखरे ना किए, उनसे तो कहते हैं इंजेक्शन भी लगा दो। तो जब आप रूहानी तौर पे खुद को बीमार समझेंगे ना, फिर ही आप फौरन लब्बैक कहेंगे, अदरवाइज तो इंसान अभी ये हो जाए अभी वो हो जाए फिर करूं फिर करूंगा। तो अल्लाह ताला ऐसे लोगों को पैगाम देते हैं क्या? और जितने किस्म के जानदार जमीन पर चलने वाले हैं, और जितने किस्म के परिंद जानवर हैं कि अपने दोनों बाजुओं से उड़ते हैं, इनमें कोई किस्म ऐसी नहीं कि जो कि तुम्हारी तरह के गिरोह न हो। हमने दफ्तर में कोई चीज नहीं छोड़ी, फिर सब अपने परवरदिगार के पास जमा किए जाएंगे। और जो लोग हमारी आयतों की तकसीफ करते हैं वो तो तरह तरह की जुल्मतों में बहरे गूंगे हो रहे हैं। अल्लाह ताला जिसको चाहे बेराह कर दे और जिसको चाहे सीधी राह पर लगा दे। आप कहिए कि अपना हाल तो बतलाओ कि अगर तुम पर अल्लाह का कोई अजाब आ पड़े या तुम पर क्यामत ही आ पहुंचे तो क्या अल्लाह के सिवा किसी और को पुकारोगे? अगर तुम सच्चे हो बल्कि खास इसी को पुकारोगे, फिर जिसके लिए तुम पुकारोगे अगर वो चाहे तो इसको हटा भी दे, और जिनको तुम शरीक ठहराते हो इन सब को भूल भाल जाओगे। क्या शऊर को बेदार करने वाली आयत है। और आगे आयत 42 से 50 तक दीने हक के रास्ते की मुश्किलात। वलकद अरसलना इला उमम मिन कब्लिक, और हमने और उम्मतों की तरफ भी जो कि आपसे पहले गुजर चुकी हैं पैगंबर भेजे थे, सो हमने इनको तंग दस्ती और बीमारी से पकड़ा ताकि वो इजहारे इश्क कर सके। बस जब इनको हमारी सजा पहुंचती थी तो उन्होंने आजजी की इख्तियार न की, फिर इनके दिल सख्त हो गए, यानी इनके कुलूब सख्त हो गए, और शैतान ने इनके अमाल को इस इनके ख्याल में आरास्ता कर दिया। फिर जब वो लोग इन चीजों को भूले रहे जिनकी इनको नसीहत की जाती थी, हमने हर चीज के दरवाजे इन पर कुशादा कर दिए, यहाँ तक कि जब वो इन चीजों में जो कि इनको मिली थी खूब इतरा गए, हमने इनको अचानक पकड़ लिया और वो बिल्कुल मायूस हो गए। सोचिए जरा इस आयत को अपने जहन में लाइए, कैसी कैफियत है। हम दुनिया में किसी के घर पैसा देके कहते हैं अल्लाह बड़ा राजी है ना, तभी तो देता। इसको अल्लाह का कानून इमहाल कहते हैं। इस पर हमने बहुत तफसील से बात की हुई है आयत बायत के सेट में कि कैसे अल्लाह तला जरा जरा करके कतरा कतरा करके बंदों को पकड़ता है और फिर जब खींचता है तो चीखें निकल जाती हैं और उस वक्त लेकिन उनके बचने की कोई सूरत नहीं होती। फिर जालिम लोगों की जड़ कट गई और अल्लाह का शुक्र है जो तमाम आलम का परवरदिगार है। वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अल्लाह परवरदिगार हर चीज का, हर एक का मालिक है। याद रखिए कि जब कभी आपको नाफरमानियों के साथ दुनिया में कोई दौलत माल हुसन शोहरत कामयाबियां और पंप एंड शो एंड ग्लैमर दिखे तो इस आयत को लिख लें, इसका तावीज बना लें अपने पास रखने के लिए कि इस आयत में नुस्खा है इस बात का कि जब लोगों को नाफरमानियों के साथ दुनिया मिलती है तो वो और ज्यादा नाफरमानियां करते हैं। कहते हैं देखो हम अच्छे कर रहे हैं ना, तभी तो अल्लाह देता है। और मैं यहां कहूंगी उन लोगों को जी दीन में कामयाबियां जिनको मिलती हैं वो भी अपने आप को इसमें रखें। कभी कभी आप दीन के अंदर भी आपको बड़ी कामयाबियां देते हैं लेकिन आप हक पे नहीं होते, तो मेजोरिटी को मत देखिए। अल्लाह ताला ऐसे तमाम लोगों को एक पैगाम देते हैं आयत 46 में, देखिएगा। और ये ऐसी आयत है कि जिसको पढ़कर बंदे को एक दफा अपनी आंखों पे हाथ रखना पड़ता है कि मेरी आंखें ठीक भी हैं कि नहीं। قل أرأيتم إن أخذ الله سمعكم وأبصاركم وختم على قلوبكم آپ بتلائیے، آپ کہیے، یہ بتلاؤ اگر اللہ تعالیٰ تمہاری سماعت اور بصارت بالکل لے لے، سوچئے اگر ہم اندھے ہو جائیں بہرے ہو جائیں، ممکن ہے کہ نہیں؟ دنیا میں ایسے لوگ موجود ہیں نا، پہلے دیکھتے تھے اب نہیں دیکھ سکتے، پہلے بالکل سنتے تھے ٹھیک اب نہیں سنتے، और तुम्हारे दिलों पर मोहर कर दे तो अल्लाह के सिवा कोई और माबूद है कि वो तुमको फिर दे दे। आप देखिए तो हम किस तरह दलाइल को मुख्तलिफ पहलुओं से पेश कर रहे हैं फिर भी ये एराज कर रहे हैं। अल्लाह अकबर कबीरा। आप कहिए कि ये बतलाओ अगर तुम पर अल्लाह का अज़ाब आ पड़े अचानक या ऐलानिया तो क्या जालिमों के सिवा कोई और भी कोई हलाक किया जाएगा? और हम पैगंबरों को सिर्फ इस वास्ते भेजा करते हैं कि वो बिशारत दें और डराएं, फिर जो ईमान ले आए और दुरुस्तगी कर ले यानी अपनी इस्लाह कर ले बस इन लोगों पर कोई अंदेशा नहीं और ना वो मगमूम होंगे। और जो लोग हमारी आयतों को झुठलाएं और झूठा बतलाएं इनको अजाब पहुंचेगा बजाय इसके कि वो नाफरमानी करते हैं। कैसा चैलेंजिंग स्टाइल नहीं लगता कुरान का? बंदे को फिक्र नहीं लगती अपनी? आप देखिए कैसे हो सकता है कि इस कुरान को पढ़ के तब्दीली ना आए। इसीलिए शैतान सबसे मुश्किल इस तरह पढ़ना करता है। कुरान खानी आसान, इसाले सवाब आसान, नाजरा आसान, रस्म बिस्मिल्लाह अच्छी, मुश्किल है तो ये किताब हिदायत पढ़ना मुश्किल है। लोग आप बताइए हम दर कुरान करते हैं दो ढाई इतनी देर ढाई घंटे, अच्छा उसमें भी 15 मिनट बढ़वा दिए लोगों ने, अच्छा कैसे बैठते हैं? तो छोटा सा सवाल है, 3 घंटे की फिल्म कैसे देखते हो? 8-9 घंटे का मैच एक दिन में कैसे देखते हो? और वो एक शादी में जाके राउंड टेबल कॉन्फ्रेंस करते हो 4 घंटे खाने के इंतजार में, जिधर दिल पड़ जाता है ना वहां इंसान को रहना मुश्किल नहीं लगता। पलक झपकते में ये वक्त गुजर जाता है अल्हम्दुलिल्लाह, अल्लाह में इतना इन्वॉल्व कर दे। इसीलिए फरमाया 50 आप कह दीजिए ना तो मैं तुमसे ये कहता हूँ कि मेरे पास अल्लाह के खजाने हैं और ना मैं गैब जानता हूँ और ना मैं तुमसे ये कहता हूँ कि मैं फरिश्ता हूँ, मैं तो सिर्फ जो कुछ मेरे पास वही आती है इसका इत्तेबा करता हूँ। आप कहिए कि अंदर भी ना कहीं बराबर हो सकते हैं, सो क्या तुम गौर नहीं करते? बताइए क्या ब्लाइंड और देखने वाला बराबर है? नहीं। तो 43 में हमने अलकलबुल कासी की कैफियत पढ़ी, सख्त दिल। जरा से आइए अपने दिल का टेस्ट करवा ले, आजकल रोज ही टेस्ट हो रहे हैं माशाल्लाह, कुछ ना कुछ तो अंदर से निकलेगा ना, और निकलेगा तो इलाज करते जाएंगे, अल्लाह का शुक्र है खत्म हो जाएंगी सब बीमारियां। तो दिलों की सख्ती की वजूहात लिखिए, کب دل سخت ہوتے ہیں جب عاجزی کی جگہ تکبر کا رویہ ہو. آج کے پارے کے ساتھ تو پہلے میں نے سوچا آپ کو تکبر پہ دے دوں سب کچھ, پھر ٹو مچ ہو جاتا, کیونکہ وہی لوگ حق کو قبول نہیں کرتے جن میں تکبر ہوتا ہے. آگے جا کر آئیں گی کچھ باتیں تو آپ کو انشاءاللہ ملے گا فائدہ. پھر اپنی کوتاہیوں پہ تاویلیں کرنا شروع ہو جاتے ہیں, ایکچولی اوکے, اصل میں. جب یہ جملہ بولے فوراً اس بات کو یاد کیجئے, دل سخت ہو جائے گا. پھر گناہ تو کیا لیکن اللہ سے مغفرت طلب نہ کی, اور سب سے بڑھ کے اپنی اصلاح سے اعراض کرنا. اپنے آپ کو نہیں بدلنا, ہاں سارا گھر بدلے, میاں سب بدلے میں کیوں بدلوں, بچے بدلے, خاندان بدلے میں کیوں بدلوں. ہم اپنے آپ کو بدلتے جائیں, اللہ ان کو بھی انشاءاللہ ہمارے پیچھے پیچھے لگا دے گا, وہ بھی بدل جائیں گے اللہ کی توفیق سے. آگے 51-58 کا ٹاپک ہے, مومنوں اور مجرموں کے الگ راستے. دل پر لیجئے گا ان آیتوں کو. وانذر به الذین یخافون یخشروا الی ربہم, اور ایسے لوگوں کو ڈرائیے. ذرا سا رکو, میں یہ مجھے کہہ رہا ہے اللہ تعالیٰ, ہر وہ بندہ جو قرآن پڑھائے گا اس کو کہا جا رہا ہے, کل اللہ کے نبی کو کہا جا رہا تھا کہ ڈرائیے. تو پھر آج لوگ کیوں کہتے ہیں یہ ڈراتے بہت ہیں؟ اس لیے کہ آپ نہیں ڈر رہے. جو ڈر جائے گا اس کو تو اللہ تعالیٰ فوراً خوشخبریاں دینا شروع کر دے گا. تو قرآن کا بنیادی پیغام انذار ہے. اللہ کرے ہم ڈر جائیں اور ڈرانے والے بھی ڈریں, یہ نہیں کہ دوسروں کو ڈرا کر خود نڈر ہوتے جائیں. اللہ ہمارے دلوں کو قرآن پڑھا کر سن نہ کر دے. کئی پڑھانے والے سن ہو چکے ہوتے ہیں, اللہ تعالیٰ مجھے ان لوگوں میں نہ شامل کرے. تو فرمایا, اور ایسے لوگوں کو ڈرائیے جو اس بات سے اندیشہ رکھتے ہیں کہ اپنے رب کے پاس ایسی حالت میں جمع کیے جائیں گے کہ جتنے غیر اللہ ہیں ان کا کوئی مددگار ہوگا اور نہ کوئی سفارش کرنے والا, اس امید پر کہ وہ ڈر جائیں. اور ان لوگوں کو نہ نکالیے جو صبح و شام اپنے پروردگار کی عبادت کرتے ہیں, خاص اس کی رضا مندی کا قصد رکھتے ہیں. مجھے اکثر ان لوگوں پہ پیار آتا ہے جو صبح کا سیشن بھی سنتے ہیں اور منڈے سے تھرسڈے شام کو الاسماء الحسنی میں بھی ایکٹیو ہوتے ہیں. اللہ ہمیں صبح و شام قرآن کے ساتھ جوڑ دے. آج وہ سیشن نہیں ہے کیونکہ آج جمعہ ہے. اکثر بہنیں کہتی ہیں اتنی عادت ہو گئی جمعے کو سارے کام کر کر آ کے بیٹھے ہوتے ہیں, اور میری اپنی امی اس میں ہے, پھر جمعے کو مجھے کالیں کرتی ہیں وہ کب آنے اسماء الحسنی, وہ اللہ کے نام کب آنے ہیں. بھئی آج جمعہ ہے, اچھا پھر ہفتے کو کریں گی, پھر اتوار کو کریں گی. تو شام کی عادت ہوتی ہے, تو رمضان میں بھی ہماری وہی روٹین رہے گی جو ہماری عام دنوں میں تھی. تو منڈے سے تھرسڈے الاسماء الحسنی ہے, اور انشاءاللہ نیکسٹ منڈے کو ہم اگلے نام پہ آئیں گے. تو صبح و شام پکاریے رب کو جس طرح بھی کر سکے, کیونکہ وقت کم ہے. زندگی تو غفلت اور نسیان میں گزار دی, اب اپنے آپ کو کھپا دیجیے اس رستے میں. وقت تھوڑا ہو تو کام کرنے کی رفتار تیز ہونی چاہیے. خاص اس کی رضا مندی کا قصد رکھتے ہیں. اللہ ہمیں بھی ہر کام اپنی اللہ کی رضا مندی کے لیے کرنے والا بنا دے. ان کا حساب ذرا بھی آپ کے متعلق نہیں, اور آپ کا حساب ذرا بھی ان کے متعلق نہیں کہ آپ ان کو نکال دیں, ورنہ آپ ظلم کرنے والوں میں سے ہو جائیں گے. اور اسی طرح ہم نے باز کو باز کے ذریعے آزمائش میں ڈال رکھا ہے تاکہ یہ لوگ کہا کریں, کیا یہ وہ لوگ ہیں کہ ہم سب میں سے ان پر اللہ نے فضل کیا؟ کیا یہ بات نہیں کہ اللہ تعالیٰ شکر گزاروں کو خوب جانتا ہے؟ یہاں سے پتہ چلتا ہے کہ کچھ لوگ دوسروں کی آزمائش ہوتے ہیں, کچھ لوگ آپ کی آزمائش ہیں. برداشت کیجئے, کرنا پڑے گا. نہ چھوڑ سکتے ہیں, نہ رکھ سکتے ہیں, نہ کاٹ سکتے, نہ توڑ سکتے, نہ جوڑ سکتے, بس صبر کیجئے. کچھ لوگ آپ کا صبر ہوتے ہیں اور کچھ لوگ آپ کو صبر سکھا جاتے ہیں. اور یہ لوگ جب آپ کے پاس آئیں جو ہماری آیتوں پر ایمان رکھتے ہیں, تو یوں کہہ دیجئے کہ تم پر سلامتی ہے, تمہارے رب نے مہربانی فرمانا اپنے ذمہ مقرر کر لیا ہے. ایسی خوبصورت آیتیں عربی میں پڑھ کے سنانے کو دل چاہتا ہے. آیت 54 دیکھیں, وَإِذَا جَاءَكَ الَّذِينَ يُؤْمِنُونَ بِآيَاتِنَا فَقُلْ سَلَامٌ عَلَيْكُمْ سَلَامٌ عَلَيْكُمْ كَتَبَ رَبُّكُمْ عَلَى نَفْسِهِ الرَّحْمَةَ. دوسری بار آیت آئی اس بارے میں آپ کے پاس اللہ کی رحمتوں کی. اس سے پتہ چلتا ہے کہ جب کوئی گناہوں والا دل لے کر آئے, اصلاح کی کوشش کرتے ہوئے, ہدایت کی طلب لگے ہوا دل, تو آپ اس کو موسٹ ویلکم کے, یو آر سو ویلکم, یو آر سو نائس, اس کو ویلکم کیجئے. تانے نہ دے, کانوں میں باتیں نہ کرے, خوش رہے نا, یہ کون ہے, یہ کیا کرتی تھی, تمہیں پتا یہ کیا کرتی ہے, یہ کیا کرتے ہیں, تمہیں کیا لگے, تم اس کے اور اس کی ہدایت کے بیچ میں کیوں آتے ہو؟ جب رب کہتا ہے نبی کو کہ جب وہ لوگ آپ کے پاس آئیں جنہوں نے اپنے اوپر ظلم کر لیے، کیونکہ انہم انا مل منکم سوء بجہالت ثم تاب من بعده واصلح فانہ غفور رحیم، ان کے گناہ جہالت کے تھے، تم سوچو تم سب جان جون کے پھر تو نہیں گناہ کرتے، پھر یاد رکھیے گمراہیوں میں پڑے ہوئے، گناہوں میں ڈوبے ہوئے، شہوتوں میں ڈوبے ہوئے، جسم فروشی میں ڈوبی ہوئی خواتین، فن اینڈ فرولک کے نام پہ حرام چیزوں میں ڈوبے ہوئے لوگوں کو اللہ کہتا ہے ویلکم کرو، کیا ہو تمہارا رب تمہیں موسٹ ویلکم کہتا ہے، ہم کیسے لوگوں کی ہدایت کے بیچ میں آئیں؟ اپنے مزاج نرم کیجئے، اور اپنے اندر تکبر ہوتا ہے جب آپ دوسروں کو برا سمجھتے ہیں، وہ بہت اچھے انسان ہے بس غلط لوگوں میں پھنس گئے، وہ بہت اچھا انسان ہے مگر اس نے فیصلہ غلط کر لیا، وہ بہت اچھی عورت ہے مگر اس نے وہ غلط حالات میں چلی گئی، بس یہ کہہ کر لوگوں سے پیار کیجئے. دیکھیں اسلام کیا سکھاتا ہے کہ گناہ سے نفرت کرو، گناہگار سے نہیں، گناہوں کو ختم کرو، گناہگاروں کو نہیں. کل جب یہ تمہارے پاس آ جائیں گے تو تمہیں وہ فائدے ان سے ملیں گے جو تم ڈھیلے ڈھالوں سے نہیں ملنے والے، کیونکہ جو غلط کاموں میں تیز ہوتا ہے نا وہ اچھے کاموں میں بھی تیز ہوتا ہے، یہ بھی ہمیں حدیث سے ملتا ہے. اب ساری بات کے بعد اس ترجمے کو سنیے آیت 54، اور یہ لوگ جب آپ کے پاس آئیں جو ہماری آیتوں پر ایمان رکھتے ہیں تو یوں کہہ دیجئے کہ تم پر سلامتی ہے، تمہارے رب نے مہربانی فرمانا اپنے ذمے مقرر کر لیا ہے، اور جو شخص تم میں سے برا کام کر بیٹھے جہالت سے پھر وہ اس کے بعد توبہ کر لے اور اصلاح رکھے تو اللہ کی یہ شان ہے کہ وہ بڑی مغفرت کرنے والا ہے، بڑی رحمت والا ہے. اللہ سب پہ مغفرتیں کر دے، سب ایسے مسلمان جو غلط چیزوں میں پھنس چکے ہیں اس کو اس سے نکال دے. اس طرح ہم آیات کی تفصیل کرتے رہتے ہیں اور تاکہ مجرمین کا طریقہ ظاہر ہو جائے، یعنی قرآن پڑھ کے تمہیں خود پتہ لگتا جائے گا کہ اچھا کیا ہے برا کیا ہے، تو بس زندگی سے بری چیزوں کو نکال دو اور اچھی لو. ایک ریپلیسمنٹ چاہتا ہے اسلام، دیکھیے امٹینس نہیں ہے اسلام میں، جسٹ ریپلیسمنٹ. جیسے آپ اپنی پرانی فائلوں کے اوپر نئی فائلیں کوٹ کر لیتے ہیں، آپ کہتی تھی کہ مجھ کو اس سے ممانعت کی گئی کہ ان کی عبادت کرو جن کو تم لوگ اللہ کو چھوڑ کر پکارتے ہو، آپ کہہ دیجئے کہ میں تمہاری خواہشات کی تباہ نہ کروں گا کیونکہ اس حالت میں تو میں بے راہ رو ہو جاؤں گا اور راہ راست پر چلنے والوں میں نہیں ہوں گا. ہائی لائٹ کیجئے آیت ہدایت ہے، یہ خوف آ جائے ہمیں بھی. دعا کیجئے، آپ اپنے لیے اس آیت پہ جملہ لکھئے، میں نے اپنے قریبی لوگوں کو کہنا ہے کہ اگر میں تمہاری خواہشوں پہ چلوں گی تو میں بھٹک جاؤں گی اور ہدایت کے رستے پہ نہیں رہوں گی. صحیح راستے پہ جانے والے کو کبھی کوئی غلط روڈ پہ ڈال سکتا ہے؟ جبکہ آپ کو پتا ہے کہ اصل راستہ یہ ہے جو آپ کے گھر پہ جاتا ہے، نہیں جاتے آپ غلط پہ، آپ کہتے ہیں یہ مجھے بہکار ہے. تو قرآن آپ کو سیدھے طریقے سے جنت کا راستہ دکھاتا ہے، یہ آپ کا نیویگیٹر ہے. اس لیے آپ نے میں نے لوگوں کو یہ جملہ کہنا ہے، قد دللت اذم وما انا من المهتدین. آپ کہہ دیجئے کہ میرے پاس تو ایک دلیل ہے میرے رب کی طرف سے اور تم اس کی تکذیب کرتے ہو، جس چیز کی تم جلد بازی کر رہے ہو وہ میرے پاس نہیں، حکم کسی کا نہیں سوائے اللہ کے، اللہ تعالیٰ باقی بات کو بتلا دیتا ہے اور سب سے اچھا فیصلہ کرنے والا وہی ہے. آپ کہہ دیجئے کہ اگر میرے پاس وہ چیز ہوتی جس کا تم تقاضا کر رہے ہو تو میرا اور تمہارا باہمی فیصلہ ہو چکا ہوتا، اور ظالموں کو اللہ تعالیٰ خوب جانتا ہے. کتنا دو ٹوک انداز نبی کو سکھا دیا کہ ان کو ان کے حال پہ چھوڑ دو. اور آگے دیکھیے اللہ کی قدرت کی نشانی ہے، آیت 59 سے 62 میں اللہ سبحانہ تعالیٰ کے علم کی وسعت ہے. کیسے؟ وَعِنْدَهُ مَفَاتِحُ الْغَيْبِ، اور اللہ ہی کے پاس غیب کی کنجیاں یعنی خزانے ہیں. چابی ہوگی تو خزانہ اسی کے پاس ہوگا نا، چابی لگاتا جائے گا اور کنجی چابی لگاتا جائے گا اور تالا کھلتا جائے گا. تو یہاں میری فیوریٹ دعا کر لیجئے کہ اللہ میں خیر کی کنجیاں اور شر کے تالے بنا دے. تو اللہ کی کنجیاں، اللہ کے خزانے کیا ہیں؟ اور وہ تمام چیزوں کو جانتا ہے جو کچھ خشکی میں ہے اور جو کچھ دریاؤں میں ہے، اور کوئی پتہ نہیں گرتا مگر وہ اس کو بھی جانتا ہے، اور کوئی دانہ رات زمین کے تاریک حصوں میں نہیں پڑتا، اور نہ کوئی تر اور نہ کوئی خشک چیز گرتی ہے، مگر یہ سب کتاب مبین میں ہے. اس کو سب پتہ ہے کس دانے نے پھوٹنا ہے کس نے نہیں پھوٹنا. इस वक्त भी हजारों लोग लाइव सुन रहे हैं। मैं आपको बताऊं सिर्फ सिंपल सी बात, आपको तो कुछ मीडियम्स मालूम कुछ नहीं मालूम, और जमा कर लें तो लाखों का फिगर बन जाए, लेकिन अल्लाह को ये पता है किसके दिल पर हिदायत का ये पानी पड़ेगा और वो फूटेगा। हर साल जो मुझे रमजान में शौक आता है ना, जैसे अब सातवां पारा तो हो गया, अब तो बस वो बैक ट्रैक वाले गिनने के दिन है, तो मैं हर साल ये सोचती हूँ अल्लाह इस साल के बाद क्या मिलना है। अभी भी मैंने यहाँ बैठे बैठे दिल में एक दुआ की है कि अल्लाह इस साल मुझे ये चाहिए, और मिल जाते हैं। ये जो लाखों दिलों पे लाइव दौरे कुरान पढ़ता है ना, इसमें फिर चंद हजार को अल्लाह चुनता है। पिछले साल हमारा सवीलुल जन्ना 2020 अनाउंस हुआ था, अल्हम्दुलिल्लाह इस दफा भी तैयार है, आप लोग भी तैयार रहिए। आपको पता है हजारों लोगों ने लाइव उसमें दाखिला लिया। लाइव क्लासेस में कितने लोग होते हैं, 100, 200, 300, यानी थाउजेंड्स में लाइव दाखिला उसका हुआ। और मैं ये सोच रही हूँ कि एसए 2021 में कितने होंगे। अगर लिंक रेडी है तो एडमिन आपको अभी दे दें और आप अभी से उसमें नंबर वन रोल कॉल ले लें, इसलिए कि नहीं पता कल क्या होगा। शुरू तो वो बात में ही होगा, अभी नहीं हो रहा, गम ना कीजिए, लेकिन आपका नाम जब डलता है किसी खैर के काम में तो क्या पता जीना के मरना है। और ऐसे लोग होते हैं, आपको पता, दाखला करवाया और दुनिया से चले गए, उनकी लिस्टें मैं कहती हूँ नहीं काटो, चलने दें उनकी रोल कॉल। तो दुआ कीजिए कि हमारे नाम के भी इस वक्त दफ्तर खुल चुके हों, हम भी अपने आप को कहीं खपाने वालों में आ जाएं, क्योंकि अल्लाह एक मौत का जिक्र तो अभी हमारे सामने ले आया। देखिए आयत भी साथ ही आ जाती है फौरन, अल्लाह ताला क्या फरमाते हैं आयत 60 में, वहुवल्लज़ी यतवफ्फाकुम बिललैली, यतवफ्फाकुम बिललैल, वो ऐसा है कि रात में तुम्हारी रूह को एक गुना कब्ज कर देता है, और जो कुछ तुम दिन में करते हो इसको जानता है, फिर तुमको जगा उठाता है ताकि मियाद मुअय्यन तमाम कर दी जाए, यानी मियाद मुअय्यन तमाम कर दी जाए, फिर इसी की तरफ तुमको जाना है, फिर तुमको बतलाएगा जो कुछ तुम किया करते थे, तुम्हारा रिजल्ट कार्ड तुम्हारे हाथ में दे देगा वो। यकीन आता है वैसे कि किसी दिन हम अपने रब के सामने खड़े होंगे और वो हमें एक एक चीज खोलकर बताएगा। और ये रात जो आज मेरी बिस्तर पे होगी, ये शायद अगले दिन कहाँ खुलेगी आंख, क्या पता आंख इस दुनिया में खुलनी है या कब्र में खुलनी है। पिछले वीक किसी एक का मुझे मैसेज आया कि उनके नेबर में कोई सिस्टर थी, रात को सोई सुबह उठी नहीं, और उससे पहले सेम थिंग जो कह रही है उनके हस्बैंड के साथ हो चुका है कुछ साल पहले। तो आपको मुझे पता है कि हम जागेंगे कि नहीं, आज जहां उठे तो बेडरूम में उठेंगे और वहां उठे तो कब्र में उठेंगे, तो फिर देर किस बात की। और वो तो खुद कहता है वहुवल काहिरु फौक इबादी, और वही अपने बंदे के ऊपर गालिब है, बरतर है, और तुम पर निगहदाश्त रखने वाला भेजता है, यहां तक कि जब तुम में से किसी को मौत आ पहुंचती है इसकी रूह हमारे भेजे हुए फरिश्ते कब्ज कर लेते हैं और वो जरा कोताही नहीं करते, फिर सब अपने मालिक हकीकी के पास लाए जाएंगे। खूब सुन लो, फैसला अल्लाह ही का होगा और वो बहुत जल्द हिसाब लेगा। ही स्विफ्ट इन हिसाब, अभी भी ले रहा है। दुनिया में जल्दी हिसाब कैसे लेता है, साथ ही साथ हम पर मुश्किलात डालता जाता है हमारे गुनाहों की वजह से। अल्लाह हमारा आसान हिसाब ले, अल्लाह वहासिब ना हिसाब है यसीरा। रोजे से हैं साथी, अल्लाह ताला इन सब की दुआओं को कबूल फरमा। अपने लिए कोई अच्छी सी दुआ करिए, अल्लाह ताला आपके ऊपर, आपके माँ बाप, आपके भाई बहनों, आपके बेटों बहनों, शोहरों बच्चों बीवियों सब पे अपनी रहमतें कर दे, और अल्लाह इस कुरान के दौरान हमारी इन दुआओं को कबूल फरमा ले। आगे आयत 63 से 67, अल्लाह ताला नेमतों से नवाजता है। कुल मैं युनज्जीकुम मिनज़ुलुमातिल बर्री वल बहर, आप कह दीजिए वो कौन है जो तुमको खुश्की और दरिया की जुल्मतों से निजात देता है। तुम इसको पुकारते हो गिड़गड़ाकर और चुपके चुपके कि अगर तू हमको इनसे निजात दे दे तो हम जरूर शुक्र करने वालों में से हो जाएंगे। जब मुश्किल आती है फितरत पे पड़े हुए सारे पर्दे हटने लगते हैं, आप कह दीजिए कि अल्लाह ही तुमको इनसे निजात देता और हर गम से तुम फिर भी शिर्क करने लगते हो। आप कहिए कि इस पर भी वही कादिर है कि तुम पर कोई अजाब तुम्हारे ऊपर से भेज दे या तुम्हारे पांव तले से, या ये कि तुमको गिरोह गिरोह करके सबको भिड़ा दे और तुम्हारे एक को दूसरे की लड़ाई चुका दे। आप देखिए तो सही हम किस तरह दलाइल मुख्तलिफ पहलुओं से बयान करते हैं, शायद वो समझ जाए, अल्लाह हमें भी समझ दे दे। اور آپ کی قوم اس کی تکذیب کرتی ہے حالانکہ وہ یقینی ہے. آپ کہہ دیجئے میں تم پر متعین نہیں کیا گیا, ہر خبر کے وقوع کا ایک وقت ہے, جلد ہی تم کو معلوم ہو جائے گا. مکہ والے قیامت کے آنے پہ نہیں متفق تھے, اسی کا تذکرہ ہے. آگے آیت ہے میرے آپ کے لیے ہدایت کی طلب والوں کے لیے 68-70, گناہ کی محفل سے دوری اختیار کر لو. کیسے؟ وَإِذَا رَأَيْتَ الَّذِينَ يَخُوضُونَ فِي آيَاتِنَا فَأَعْرِضْ عَنْهُمْ, اور جب آپ ان لوگوں کو دیکھیں جو ہماری آیتوں میں ایپ جوئی کر رہے ہیں تو ان لوگوں سے کنارہ کش ہو جائیے, یعنی اوائڈ کیجئے, اگنور کیجئے ایسی محفلوں, ایسی پارٹیز کو جہاں اللہ کی نافرمانیاں ہوتی ہوں, یہاں تک کہ وہ کسی اور بات میں لگ جائیں. اور اگر آپ کو شیطان بھلا دے تو یاد آنے کے بعد پھر ایسے ظالم لوگوں کے ساتھ مت بیٹھیے. دیکھیے اب یہاں سے آپ کو طریقے سکھائے جا رہے ہیں ہدایت پہ آنے کے. خاندان, فیملی, برادری, دوست, سہیلیاں, کوئی بھی بلاتا ہے, غلط محفل ہے, نافرمانیاں ہیں, اللہ کی حدیں ٹوٹتی ہیں, حق کی بجائے ناحق ہے, کیا کریں؟ اس محفل میں نہیں جائیں. اور جب محفل ختم ہو جائے تو ان لوگوں سے پھر پہلے کی طرح پیار کیجئے, پیار کے ساتھ لوگوں کو غلط جگہوں سے ہٹائیے, نہ کہ پیار کے نام پہ خود وہاں جا کر بیٹھ جائیں, بدھو بن کے, بت بن کے بیٹھے ہوتے ہیں کھانے کے انتظار میں, کبھی دھوکہ دیتے ہیں, تحفہ دینے جا رہی ہوں, چلو اب ذرا مجبوری ہے, کوئی ضرورت نہیں. جس کا دل ہدایت سے جڑ گیا وہ آج کے بعد کبھی ایسی ضرورت نہیں کرے گا, تاکہ لوگوں کو بتایا جا سکے کہ دل بدل جائیں تو انسان کی چوائس بدل جاتی ہے. اللہ تعالی ہمیں اس کی توفیق بھی دے. اور جو لوگ پرہیزگار ہیں, دیکھیں ساتھ ہی پھر آپ کی بات آ گئی کہ آپ نے دل سے نیت کر لی, تو اللہ تعالیٰ کہتے ہیں جو ڈر گیا وہ تر گیا, ایسے لوگوں کو پھر اللہ تعالیٰ کیوں نہ بچائے. جو لوگ پرہیزگار ہیں ان پر پھر ان کی بات پر اس کا کوئی اثر نہ پہنچے گا, لیکن ان کے ذمہ نصیحت کر دینا ہے, شاید وہ بھی تقوی اختیار کر لیں. اور ایسے لوگوں سے بالکل کنارہ کش ہو جائیے جنہوں نے اپنے دین کو کھیل تماشا بنا رکھا ہے. یہ دین کب کھیل تماشا بنتا ہے؟ جب کارڈ پہ لکھا ہوتا ہے نکاح من سنتی. اب تو نہیں ویسے لکھتے, پہلے لکھتے تھے. آپ کی شادی پہ تھا لکھا ہوا کارڈ پہ, اب آپ کے بچوں کی شادی پہ نہیں ہوگا. لیکن اس شادی میں ایک بھی سنت پوری نہیں, بلکہ پاؤں کے نیچے دبائی جاتی ہے سنتیں اور وہ آیتیں جو اللہ کے نبی نے مانگی. اور عمر کے مانگے ہوئے پردے تار تار ہوتے ہیں ہمارے دین کے نام پر منعقد محفلیں جن کو ہم شادی کہتے ہیں. ہم دینی محفلیں کس کو کہتے ہیں؟ جس کے لیے آپ نے ایک سفید جوڑا رکھا ہوا ہے, سکارف پہن کے جانا ہے, ابایا بھی ایک رکھا ہوا ہے. آپ کو پتہ دینی محفل کون سی ہوتی ہے؟ شادی. شادی دین کی محفل ہے. دیکھیے شادیاں دین کی محفلیں ہوتی ہیں. آپ سمجھتے ہیں قرآن پڑھنے والے پڑھانے والے دین کا کام کر رہے ہیں؟ آپ شادی کے بغیر بھیجیے ایک لڑکی کو کدھر, پھر دیکھیے کیا ہوتا ہے. دعا کیجیے ان محفلوں پہ دین کا رنگ آ جائے. اللہ نے خوش ہونے کے بہت طریقے دیے ہیں. اللہ نے ہر وہ طریقہ دیا جس سے آپ اپنے خوشیوں کا اظہار کریں. بیٹوں کی خوشی, پہلا بیٹا, دوسرا بیٹا, پہلی بیٹی, آخری بیٹی, اکلوتی بیٹی. جائیے قرآن سے سیکھیے, حدیث سے سیکھیے, حضرت فاطمہ کی شادی کو دیکھیے, کیسے لاڈ سے اپنے پیارے نبی نے اپنی پیاری لخت جگر کی شادیاں کی. خوش ہونے سے اسلام آپ کو کبھی بھی نہیں روکتا. اور دنیا کی زندگی نے انہیں دھوکے میں ڈال رکھا ہے. اور اس قرآن کے ذریعے سے نصیحت بھی کرتے ہیں تاکہ کوئی شخص اپنے کردار میں اس طرح پھنس نہ جائے کہ کوئی غیر اللہ اس کا نہ مددگار ہو نہ سفارشی. اور یہ کیفیت ہو کہ اگر اللہ اگر دنیا بھر کا معاوضہ بھی دے ڈالے تب بھی اس سے نہ لیا جائے. اور یہ ایسے ہی ہیں کہ اپنے کردار کے سبب پھنس گئے, ان کے لیے نہایت گرم پانی پینے کے لیے ہوگا اور دردناک سزا ہوگی اپنے کفر کے سبب. یہ کولڈ ڈرنکس کے عادی تھے, فزی ڈرنک پینے والے, وہاں ان کو ہاٹ بوائلنگ واٹر دیا جائے گا. اللہم لا تجعلنا منہم. آج ہماری محفلوں میں اگر حرام کے کام ہوں اور حرام چیزیں سرو ہوں تو کیا اللہ کو حق نہیں ہے اس بات کے کہنے کا جو اس نے کہہ دی آیتوں میں؟ پھر آیت 71-73, مومن کے پاس ہدایت کی روشنی آ چکی. قل انا دو من دون اللہ, آپ کہہ دیجئے کیا ہم اللہ کے سوا ایسی چیزوں کو پکاریں جو نہ ہم کو نفع پہنچائیں اور نہ نقصان؟ کیا ہم الٹے پھیر لیے جائیں اس کے بعد کہ ہم کو اللہ نے ہدایت کر دی؟ ذرا سب یہاں بھی ایک شخص کا تصور لائیے ذہن میں, بالکل جنگل میں کھڑا ایک شخص اور چاروں طرف سے جن چمٹنا چاہتے ہیں اس کو. اسی طرح جب بندہ ہدایت کی طرف آتے ہیں نا تو بری دوستیاں اور برے ساتھی اس کو اسی طرح گناہ کی طرف واپس بلاتے ہیں. تو ذہنی طور پہ تیار رہیے، ہدایت پہ آنے کے بعد کچھ نہ کچھ تو آپ کو بھی جمنا پڑے گا۔ فرمایا، جیسے کوئی شخص ہو کہ اس کو شیطان نے کسی جنگل میں بے راہ رو کر دیا اور وہ بھٹکتا پھرتا ہو، اس کے ساتھی بھی ہوں اور وہ اس کو ٹھیک راستے کی طرف بلا رہے ہوں کہ ہمارے پاس آ، آپ کہہ دیجئے کہ یقینی بات ہے کہ راہ راست وہ خاص اللہ ہی کی راہ ہے اور ہم کو یہ حکم ہوا کہ ہم پروردگار عالم کے مطیع ہو جائیں۔ کیا پتا چلا؟ لکھ لیجئے دل کی تختی پہ، جب آپ ہدایت بھرا دل لے کر حق کے رستے پہ نکلتے ہیں تو پرانی دوستیاں، پرانے تعلقات، پرانے ساتھی آپ کو بلائیں گے۔ تو اس وقت آپ نے ایک جملہ بولنا ہے جو آپ کے لیے لکھ دیا اس فلو چارٹ میں، قل ان ھدى اللہ ھو الھدى، ہدایت تو میرے اللہ کی ہے۔ مومن کا یقین مالک کائنات پر ہوتا ہے کہ اللہ کے سوا کسی کے پاس بھلائی یا برائی کا اختیار نہیں، اور مومن الہادی سے اپنی تمام ہدایات لیتا ہے۔ اللہ ہمیں بھی اس کی توفیق دے۔ جتنا زیادہ اللہ سے ہدایت مانگیں گے اللہ آپ کو ہدایت دے گا، اور تھوڑی بہت قربانی کے بعد جو وہ آپ کی قدردانی کرنے والا ہے اس کا آپ کو بھی آج تو اندازہ بھی نہیں۔ کیا کریے؟ وَنَقِيمُ الصَّلَاةَ وَاتَّقُوا، اور یہ کہ نماز کی پابندی کرو اور اس سے ڈرو، اور جس کے پاس تم جمع کیے جاؤ گے اور وہی ہے جس نے آسمانوں اور زمین کو برحق پیدا کیا، اور جس وقت اللہ تعالیٰ اتنا کہہ دے گا کہ ہو جا، پس وہ ہو پڑے گا۔ اپنے لیے دعا کریے، اللہ میری ہدایت پہ کلمہ کن کہہ دے، اللہ میرے حق کو قبول کرنے پہ کلمہ کن کہہ دے۔ اللہ نے کہہ بھی دیا ہوگا، بس اب آپ کو قدم اٹھانے کی دیر ہے انشاءاللہ۔ اور وہی ہے جس نے آسمان و زمین کو برحق پیدا کیا، آپ کو مجھے بھی اسی نے پیدا کیا، اور اس کا کہنا حق اور باثر ہے، اور ساری حکومت خاص اسی کی ہوگی، جبکہ سور میں پھونک ماری جائے گی، وہ جاننے والا پوشیدہ چیزوں کا اور ظاہر چیزوں کا، اور وہی ہے بڑی حکمت والا، پوری خبر رکھنے والا۔ یہاں سے آگے آپ کے پارے کے تھیم کے ساتھ آیت 74 سے 81، ابراہیم علیہ السلام کا مشاہدہ حق اور ان کی صداقت کا تذکرہ ہے کہ کیسے اللہ سبحانہ تعالیٰ کو انہوں نے اندھیروں بھرے ماحول میں پایا۔ پارے کے شروع میں نجاشی کے گروہ کا تذکرہ تھا، کیسے وہ سن کر مان گئے، یہاں تو ابراہیم کو سننے کو بھی کچھ نہ ملا۔ ان کے پاس قرآن نہیں، کائنات کی آیتیں آئیں۔ دیکھیے گا، بہت خوبصورت واقعہ ہے۔ وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ آزَرَ، اور ابراہیم کون تھے تھوڑا سا بتاؤں نئے ساتھیوں کو، جو ساتھی سنتے رہتے ہیں ان کو تو بہت پتہ ہے لیکن شاید کسی کا نیا سفر ہو۔ اپنے وقت کے منسٹر کے بیٹے تھے، بادشاہ کے دربار میں ایک اعلیٰ عہدے پہ فائز تھا، قوم اور تھی۔ آپ آج کل آیت میں ہم نے جب حضرت ابراہیم کا قصہ پڑھا، پوری ان کی قوم کی ہسٹری پڑھی تھی۔ اپنے دور کی سپر پاور تھی، 60 کا عدد انہوں نے ایجاد کیا، اس وقت بھی ان کو پڑھنا لکھنا آتا تھا۔ اور اس اندھیروں میں ابراہیم ایک وزیر کے گھر پیدا ہونے والا بچہ کہ جو کیسے حق کو پہچانتا ہوا آگے پہنچتا ہے، اللہ تعالیٰ ہمیں بھی اسی طرح ان چیزوں پہ غور و فکر کرنے کی توفیق دے۔ اور یہ اس بات کا جواب ہے جو لوگ کہتے ہیں کہ نان مسلم بچے تو بےچارے ہیں، وہ کیسے اسلام پہ آئیں۔ تو دیکھیے، ایک نان مسلم گھرانے میں پیدا ہونے والا بچہ کیسے حق کو اپناتا ہے۔ وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ آزَرَ، اور وہ وقت بھی یاد کرنے کے قابل ہے جب ابراہیم علیہ السلام نے اپنے باپ آزر سے فرمایا کہ کیا تو بتوں کو معبود قرار دیتا ہے؟ بے شک میں تجھ کو اور تیری ساری قوم کو سری گمراہی میں دیکھتا ہوں، اور ہم نے ایسے ہی طور پر ابراہیم کو آسمانوں اور زمین کی مخلوقات دکھائیں، اور تاکہ کامل یقین کرنے والوں میں سے ہو جائیں۔ پھر جب رات کی تاریکی ان پر چھا گئی تو انہوں نے ایک ستارہ دیکھا، آپ نے فرمایا یہ میرا رب ہے، لیکن جب وہ غروب ہو گیا تو آپ نے فرمایا کہ میں غروب ہو جانے والوں سے محبت نہیں رکھتا۔ پھر جب چاند کو چمکتا ہوا دیکھا تو فرمایا یہ میرا رب ہے، لیکن جب وہ غروب ہو گیا تو آپ نے فرمایا اگر مجھ کو میرے رب نے ہدایت نہ کی تو میں گمراہ لوگوں میں شامل ہو جاؤں گا۔ پھر جب آفتاب کو دیکھا چمکتا ہوا تو فرمایا کہ یہ میرا رب ہے، یہ تو سب سے بڑا ہے۔ پھر جب وہ بھی غروب ہو گیا تو آپ نے فرمایا بے شک میں تمہارے شرک سے بیزار ہوں۔ اور ساری باتوں کا فیصلہ کیا لیا؟ انی وجہت وجی للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین، میں اپنا رخ اس کی طرف کرتا ہوں جس نے آسمان و زمین کو پیدا کیا یکسو ہو کر، اور میں شرک کرنے والوں میں سے نہیں ہوں۔ اور ان سے ان کی قوم نے حجت کرنا شروع کر دی. یاد رکھیے جو اللہ کا بننا چاہے گا قوم برادری خاندان گھر والے حجتیں شروع کریں گے. یہ سنت آپ کو یہاں بھی دکھ رہی ہے. آپ نے فرمایا کیا تم اللہ کے معاملے میں مجھ سے حجت کرتے ہو, حالانکہ اس نے مجھے طریقہ بتلایا ہے اور میں ان چیزوں سے جن کو تم اللہ کے ساتھ شریک بناتے ہو نہیں ڈرتا. ہاں میرا پروردگار اگر کوئی امر چاہے, میرا پروردگار ہی ہر چیز کو اپنے علم میں گھیرے میں رکھے ہوئے ہے, کیا تم پھر بھی خیال نہیں کرتے؟ اور میں ان چیزوں سے کیسے ڈروں جن کو تم نے شریک بنایا ہے؟ لوگ اپنے بتوں سے اور معبودوں سے ڈراتے ہیں کہ دیکھو ان کی مار پڑے گی تم پہ اگر تم نے یہ چھوڑ دیے تو اس کا جواب دے رہے ہیں. حالانکہ تم اس بات سے نہیں ڈرتے کہ تم نے اللہ کے ساتھ ایسی چیزوں کو شریک ٹھہرایا ہے جن پر اللہ تعالیٰ نے کوئی دلیل نازل نہیں فرمائی. سو ان جماعتوں میں سے امن کا زیادہ مستحق کون ہے اگر تم خبر رکھتے ہو؟ آپ نے ایک چیز نوٹ کی, حضرت ابراہیم نے جتنی بھی چیزوں کو وقتی طور پہ خدا سمجھا وہ آسمان پہ تھی. زمین پہ پہاڑ بھی تو ہوں گے نا, سمندر دریا, کیونکہ ابراہیم کی فطرت کو پتا تھا کہ آسمان پہ خدا ہوتے ہیں, خدا زمین پہ نہیں ہوتے. آگے آئے 82 سے 90, انبیاء کرام کی کچھ باتیں توحید کے رنگ میں ڈوبی ہوئی. الذین آمنوا ولم یلبسوا ایمانہم بظلم, جو لوگ ایمان رکھتے ہیں اور اپنے ایمان کو شرک کے ساتھ مخلوط نہیں کرتے ایسو ہی کے لیے امن ہے اور وہی راہ راست پر چل رہے ہیں. ذرا سا یہاں نوٹ کیجئے, آپ کو پیس چاہیے, امن چاہیے, سکون چاہیے, آپ کو ٹینشن فری زندگی چاہیے تو یہ آیت 82 سامنے رکھ لیں. امن ایمان ساتھ چلتے ہیں. اللہ امن اور ایمان کو اکٹھا کر دے ہمارے دلوں میں. جہاں ایمان ہوگا وہاں امن ضرور آئے گا. شرک میں تباہی ہے, دل کی گھبراہٹ ہے, اس میں سٹریس ہے اور ڈپریشن ہے. اب ذرا سنیے کس کس کو ملا. اور یہ ہماری حجت تھی جو ہم نے ابراہیم علیہ السلام کو ان کی قوم کے مقابلے میں دی تھی. ہم جس کو چاہتے ہیں مرتبوں میں بڑھا دیتے ہیں. بے شک آپ کا رب بڑی حکمت والا بڑے علم والا ہے, اور ہم نے ان کو اسحاق دیے اور یعقوب علیہ السلام, ہر ایک کو ہم نے ہدایت کی. اور پہلے زمانے میں ہم نے نوح علیہ السلام کو ہدایت کی, اور ان کی اولاد میں سے داؤد علیہ السلام اور سلیمان اور ایوب علیہ السلام اور یوسف اور موسیٰ اور ہارون علیہم السلام کو, اور اسی طرح ہم نے کام کرنے والوں کو جزا دیا کرتے ہیں. بات میں گنیے گا 18 نبیوں کے نام ہیں. کیا پتہ چلا آیت 84 سے؟ ہدایت کی طرف رہنمائی کرنا پیغمبرانہ فعل ہے. اللہ ہمیں اس کے لیے چنے. مزید نام ہیں انبیاء کرام کے, اور نیز زکریہ کو, یحییٰ کو, عیسیٰ اور الیاس علیہم السلام کو, سب نیک لوگوں میں شامل تھے. اور نیز اسماعیل کو اور یسع کو اور یونس کو اور لوط علیہ السلام کو, اور ہر ایک کو تمام جہان والوں پر ہم نے فضیلت دی. اور نیز ان کے اور کچھ باپ دادوں کو اور کچھ اولادوں کو اور کچھ بھائیوں کو, اور ہم نے ان کو مقبول بنایا اور ہم نے ان کو راہ راست کی ہدایت دی. گویا کہ کیا پتا چلا ہے 87 سے 88 تک میں کہ نیک فطرت لوگوں کو اللہ ہدایت دیتا ہے. آپ کو بھی دے گا انشاءاللہ, کیونکہ آپ کی فطرت ٹھیک ہے الحمدللہ. اور توحید پرستی, ہدایت اور رہنمائی فطرت میں بندی, یعنی توحید پرستی کو اگر آپ کہہ دیں تو حقیقت میں یہی ہے وہ رستہ جو ہدایت دیتا ہے, لوگوں کی رہنمائی کرتا ہے. امامت کا تاج اگر کسی کے سر پہ رکھنا ہے تو توحید پرست کے سر پہ رکھیے. اور انبیاء کرام کی یہ چین ہے, وَمِنْ آبَائِهِمْ وَذُرِّيَّاتِهِمْ وَإِخْوَانِهِمْ. اچھا اب ان سب کا نام لیا, آپ کو اچھا لگ رہا ہوگا اتنے نبیوں کا نام اکٹھا سننا. کسی بچے کا نام رکھنا ہو تو ان آیتوں کو رکھ لیجیے دیکھ ذہن میں. ہاں اب ذرا سنیے, شرک کی قباحت بتائی جا رہی ہے کہ اتنے اچھے کام کرنے والے اگر کوئی کام کر جاتے تو کیا ہوتا. فرمایا اللہ تعالیٰ کی ہدایت ہی ہے جس کے ذریعے اپنے بندوں میں سے جس کو چاہے اس کی ہدایت کرتا ہے, اور اگر فرزن یہ حضرات بھی شرک کر لیتے تو جو کچھ یہ اعمال کرتے تھے وہ سب اکارت ہو جاتے. شرک ڈیلیٹ کر دیتا ہے ساری نیکیوں کو. شرک ایک اریزر ہے جو اریز کر دیتا ہے آپ کی میری نیکیوں کو. شرک ایک رنگ کاٹ ہے جو ساری نیکیوں کا رنگ کاٹ دیتا ہے, اور اس سے زیادہ کیا کہوں. ये लोग ऐसे थे कि हमने इनको किताब और हिकमत और नबूवत अता की थी, बस अगर ये लोग नबूवत का इनकार करे तो हमने इनके लिए ऐसे बहुत से लोग मुकर्रर कर दिए जो इसके मुनकिर नहीं है। यही लोग ऐसे थे जिनको अल्लाह ने हिदायत की थी, बस आप इन्हीं के तरीके पर चलिए। आप कह दीजिए मैं तुमसे इस पर कोई मुआवजा नहीं चाहता, ये तो सिर्फ तमाम जहान वालों के लिए एक नसीहत है। अंबिया कराम पैसे के लिए काम नहीं करते क्योंकि ये दीनदारी है, दुकानदारी नहीं। अल्लाह ताला अंबिया कराम के इस रास्ते पे चलते हुए हमें भी हिदायत याफ्ता लोगों में शामिल कर दे। तो आयत 90 में हिदायत याफ्ता लोगों की बात देखी, एक फ्लो चार्ट देखिए हिदायत याफ्ता कौन होता है, क्योंकि अब आप राह ढूंढ रहे हैं इस वक्त तो आपको पता होना चाहिए कि हिदायत की राह कौन सी है। तो नंबर एक तौहीद परस्ती, शिर्क नहीं होगा हिदायत के अंदर, शिर्क नहीं होगा, फरमा बरदारी और इताअत का रास्ता और रोजे आखरत पर ईमान लाना, ये है हदल्लाहु फबी हुदाहु मुख्तदी। अल्लाह हमें इस हिदायत पे चलने की तौफीक दे। अब यहां से पारे का बिल्कुल आखिरी हिस्सा 91 से 94, अल्लाह की कदर पहचाननी है और अल्लाह की कदर पहचानने वालों को कुरान में से इन बातों पे गौर फिक्र करना पड़ेगा। क्या वमा कदरुल्लाह हक कदरी, और इन लोगों ने अल्लाह की जैसी कदर करना वाजिब थी वैसी कदर ना की, जबकि यूं कह दिया कि अल्लाह ने किसी बशर पर कोई चीज नाजिल नहीं की। आप ये कहिए वो किताब किसने नाजिल की जिसको मूसा अलैहिस्सलाम लाए थे, जिसकी कैफियत यह है कि वो नूर है और लोगों के लिए वो हिदायत है जिसको तुमने अपने जिसको तुमने इन मुतफरिक और आंख में रख छोड़ा है, जिनको जाहिर करते हो और बहुत सी बातों को छुपाते हो, और तुमको बहुत सी ऐसी बातें बताई गई जिनको तुम नहीं जानते और न तुम्हारे बड़े। आप कह दीजिए कि अल्लाह ने नाजिल फरमाया है, फिर इनको इनके खुराफात में खेलते रहने दीजिए। तो बात क्या है, दिल की तख्ती पे जाते जाते लिखिए कि वमा कदरुल्लाह हक्का कदरी। शिर्क हो नहीं सकता अगर अल्लाह की कदर हो, कबीरा गुनाह में बंदा इन्वॉल्व हो नहीं सकता अगर अल्लाह की कदर ना हो, सगीरा गुनाह पे इसरार हो नहीं सकता अगर अल्लाह की कदर ना हो, अगर अल्लाह की कदर हो। और इसी तरह अकीदे से लेके इबादात और मामलात और अखलाकियात में कमी बेशी हो नहीं सकती अगर अल्लाह की कदर ना हो। और सबसे बढ़ के इनकार रिसालत अल्लाह की नाकदरी है। जो लोग नबी सल्लम का मुकाम नहीं पहचानते वो असल में अल्लाह की कदर नहीं करते। रसूलों की आमद इंसानों पर फैज़ हिदायत था, किताब हिदायत से सिलसिला हिदायत क़यामत जारी रहेगा। अल्लाह के नबी के बारे में सोच के कही अल्लाहुम्मा सल्ली अला मुहम्मदिन वला आलि मुहम्मदिन कमा सल्लैता अला इब्राहीम वला आलि इब्राहीम इन्नका हमीदुम मजीद। अब आपको मुझे अल्लाह बताते हैं कि हिदायत पानी है, सीरियस हो, संजीदा हो, तो फिर क्या करो। वहाज़ा किताबुन अंज़लनाहु मुबारक, और ये एक ऐसी किताब है जिसको हमने नाजिल किया है जो बड़ी बरकत वाली है, अपने से पहली किताबों की तस्दीक करने वाली है ताकि आप मक्का वालों को और आसपास वालों को डराएं। और जो लोग आखिरत का यकीन रखते हैं ऐसे लोग इस पर ईमान ले आते हैं और वो अपनी नमाजों पर हमेश की यानी मदावमत रखते हैं। अल्लाह में नमाजों की पाबंदी की तौफीक दे। और इस शख्स से ज्यादा जालिम कौन होगा जो अल्लाह तआला पर झूठ तोहमत लगाए या यूं कहे कि मुझ पर वही आती है हालांकि इसके पास किसी बात की भी वही नहीं आई। और जो शख्स यूं कहे कि जैसा कलाम अल्लाह ने नाजिल किया है इसी तरह का मैं भी लाता हूं। और अगर आप इस वक्त देखें जबकि ये जालिम लोग मौत की सख्तियों में होंगे और फरिश्ते अपने हाथ बढ़ा रहे होंगे कि हाँ अपनी जाने निकालो, आज तुम्हें जिल्लत की सजा दी जाएगी इस सबब से कि तुम अल्लाह के जिम्मे झूठी बातें लगाते थे और तुम अल्लाह तआला की आयात से तकब्बुर करते थे और तुम हमारे पास तन तन्हा आ गए। सब चीजों को छोड़ दीजिए, ये आपके तदब्बुर के लम्हे हैं। कब्र में तन्हा जाएंगे, फरिश्ते पुकारेंगे तन्हा आ गए, सारी जिंदगी शहनाइयों और महफिलों में पड़े रहे, लोगों को आपके बगैर कुछ मजा नहीं आता था और आज आप वहां आ गए तन्हा कैसे, जैसे हमने तुमको पहली बार पैदा किया और जो कुछ हमने तुमको दिया था इसको अपने पीछे ही छोड़ा है। जरा अपने घर में पीछे रखे हुए सामान पे नजरें तो डालिए, ये सब पीछे रह जाएगा कब्र में, इसमें एक चीज नहीं जाएगी। और हम तुम्हारे हमराह तुम्हारे इन शिफात करने वालों को भी नहीं देखते। जिनकी निस्बत तुम दावा कर रखते थे कि वो तुम्हारे मामले में शरीक है, ये कौन है जिनको खुश करते रहते हैं सारी जिंदगी? कोई एक कब्र तक तो गया नहीं, अंदर तो कोई उतरा नहीं, वहां जाकर कौन मदद करेगा? चंद लोग अगर जनाजे के साथ भी जाते हैं तो मुंह मारी के लिए जाते हैं या फिर खून के रिश्ते जाते हैं। वाकई तुम्हारे आपस में तो कतई ताल्लुक हो गया और तुम्हारा दावा सब किया गुजरा रह गया, तुम्हारा दावा सब तुमसे गया गुजरा हुआ। हिदायत की तरफ आते हुए यह भी खतरा होता है, सब रिश्ते टूट जाएंगे, तो वो तो वैसे भी टूट जाने हैं। अल्लाह को एक मान लीजिए, अल्लाह आपको उन्हीं रिश्तों से फिर मिला देगा इंशाल्लाह। और आखिरी रुकू है जिसमें आप देखेंगे, बल्कि दो रुकू हैं जिसमें ईमान के फल की मिसाल है। इंतहाई खूबसूरत आयत है ये। जो पिछली आयत पढ़ी इस पे एक लेक्चर जिससे बहुत लोगों के दिल खुले थे और मैं मर गया, उसका लिंक दे दीजिए साथियों को लिस्ट में, इंशाल्लाह फायदा होगा। तो लिखिए 95 से 99, ईमान भी फल की तरह पकता है। इन्नल्लाह फालिकुल हब्बि वन नवा। और इसमें आपको चाट की भी सामान दिखेगा, तो इफ्तारी के वक्त भी आपने इन आयतों को याद करना है खाना बनाते हुए। बेशक अल्लाह ताला दाने को और गुटलियों को फाड़ने वाला है, वो जानदार को बेजान से निकाल लाता है और बेजान को जानदार से निकालने वाला है, अल्लाह ताला ये है। सो तुम कहां उल्टे चले जा रहे हो, तुम्हें गलती लग गई, किसी के आगे पूजा करते हो, माथा टेकते हो, आसमान वाला तो ऊपर है, उसको पूजने के लिए सर को जमीन पर रखना पड़ता है, जमीन पर माथा टेकना पड़ेगा इंशाल्लाह। वो सुबह का निकालने वाला है, इसने रात को राहत की चीज बनाया है और सूरज और चांद को हिसाब से रखा है, ये ठहराई बात है ऐसी जात की जो कि कादिर है, बड़े इल्म वाला है। और वो ऐसा है जिसने तुम्हारे लिए सितारों को पैदा किया ताकि तुम इनके जरिए से अंधेरों में खुशकी में और दरिया में रास्ता मालूम कर सको। बेशक हमने दलायल खूब खूब खोल कर बयान कर दिए हैं इन लोगों के लिए जो खबर रखते हैं। और वही तो है जिसने तुमको एक शख्स से पैदा किया, आदम अलैहिस्सलाम, फिर तुम्हारे लिए एक ठहरने की जगह है और एक सपुर्द होने की। समझने के वालों के लिए हमने अपनी आयतें खोल खोल कर बयान कर दी। कौन सी जगह है भला? एक आपका दुनिया का घर और एक आपकी कब्र, आपका घर आखरत। सोचिए अपनी कब्र को कहाँ होगी, कैसी होगी मेरी कब्र। और वो ऐसा है जिसने आसमान से पानी बरसाया, फिर हमने इसके जरिए से हर किस्म के नबातात को निकाल दिया, फिर हमने इसे सब शाख निकाली कि इससे हम ऊपर तले दाने चढ़े हुए निकालते हैं। छल्ली और कौन को ध्यान में रखिए, माइस। और खजूर के दरख्तों से इनके गुच्छे में से खोशे हैं जो नीचे को लटक जाते हैं, और अंगूरों के बाग और जैतून और अनार के बाद एक दूसरे से मिलते जुलते होते हैं और कुछ एक दूसरे से मिलते जुलते नहीं होते। हर एक के फल को देखो जब वो फलता है और इसके पकने को देखो, इनमें दलाइल हैं इन लोगों के लिए जो ईमान रखते हैं। अल्लाह हमारे ईमान को पक्का कर दे। इन सारी चीजों में ईमान को देखिए, ईमान शुरू में कच्चा होता है, आगे जाके पूछिएगा फिर मैं आपको बताऊंगी ईमान कैसे पकता है, बताती तो इधर ही हूं लेकिन आज वक्त आगे नहीं लेना चाहती आपका। तो आयत 100 से 108, टॉपिक लिखिए, ईमान वाला रब को नाराज नहीं कर सकता। पूछिए अपने आप को, दिल की यही कैफियत है अब तो कहिए अल्हम्दुलिल्लाह। वजअलुलिल्लाहि शुरकाल जिन्न व खलकहुम, और इन लोगों ने शयातीन को अल्लाह ताला का शरीक करार दे रखा है, हालांकि इन लोगों को अल्लाह ही ने पैदा किया है और इन लोगों ने अल्लाह के हक में बेटे और बेटियां बिला सनद तराश रखी हैं, और वो पाक है और बरतर है इन बातों से जो ये करते हैं। वह आसमान और जमीन का मूजिद है, पहली दफा पैदा करने वाला, और अल्लाह की औलाद कहाँ हो सकती है, हालांकि इसकी तो कोई बेटी भी नहीं, सॉरी इसकी तो कोई बीवी भी नहीं। अल्लाह की औलाद कहाँ हो सकती है हालांकि इसके कोई बीवी तो है नहीं। और अल्लाह ताला ने हर चीज को पैदा किया और वो हर चीज को खूब जानता है। ये अल्लाह तुम्हारा रब है, इसके सिवा कोई इबादत के लायक नहीं, हर चीज का पैदा करने वाला है, तो तुम इसकी इबादत करो और वो हर चीज का कारसाज है। इसको तो किसी की निगाह मोहित नहीं हो सकती और वो सब निगाहों को मोहित हो जाता है, वो बड़ा ही बारीक बीन बाखबर है। अब बिलाशुबा तुम्हारे पास तुम्हारे रब की तरफ से हक बीनी, देख लीजिए आखिर में भी हक है, हक बीनी के जराए पहुंच चुके हैं। सो जो शख्स देख लेगा वो अपना फायदा करेगा اور جو شخص اندھا رہے گا وہ اپنا نقصان کرے گا اور میں تمہارا نگران نہیں ہوں. سوچئے کیا کرنا ہے, اپنا نقصان کہ اپنا فائدہ. اور ہم اس طور پر دلائل کو مختلف پہلوؤں سے بیان کرتے ہیں تاکہ یہ یوں کہیں کہ آپ نے کسی سے پڑھ لیا ہے, اور تاکہ ہم اس کو دانش مندوں کے لیے خوب ظاہر کر دیں. آپ خود اس طریقے پر چلتے رہیے جس کی وحی آپ کے رب کی طرف سے آپ کے پاس آئی ہے. اللہ تعالیٰ کے سوا کوئی لائق عبادت نہیں, اور مشرکین کی طرف خیال نہ کیجیے. اگر اللہ کو منظور ہوتا تو یہ شرک نہ کرتے, اور ہم نے آپ کو ان کا نگران نہیں بنایا, اور نہ ہی آپ ان پر مختار ہیں. اب آگے تبلیغ کرنے کا خوبصورت طریقہ, اور گالی مت دو ان کو جن کی یہ لوگ اللہ تعالیٰ کو چھوڑ کر عبادت کرتے ہیں, کیونکہ پھر وہ جاہلانہ ضد سے آگے بڑھ کر اللہ کی شان میں گستاخی کریں گے. ہم نے اسی طرح ہر طریقے والوں کو ان کا عمل مرغوب بنا دیا, یعنی ہم نے اسی طرح ہر طریقے والوں کو ان کا عمل مرغوب بنا رکھا ہے. پھر اپنے رب ہی کے پاس ان کو جانا ہے, سو وہ ان کو بتلا دے گا جو کچھ بھی وہ کیا کرتے تھے. دعا کیجئے وہاں عزت رہ جائے. اور اب آخری دو آیتیں 109 سے 110, جو ہدایت سے بھٹک گیا. یہ انتقام ہے بیسیکلی, میں تو آپ کو یہ کہوں گی. ابھی سے نیت کیجئے, آخری گھڑیاں ہیں, حق کی تلاش کے سفر کے پارے کو پڑھتے ہوئے. واقسموا باللہ جہد ایمانہم, اور ان لوگوں نے قسموں میں بڑا زور لگا کر اللہ تعالی کی قسم کھائی کہ اگر ان کے پاس کوئی نشانی آ جائے تو وہ ضرور ہی اس پر ایمان لے آئیں گے. آپ کہہ دیجئے نشانیاں سب اللہ کے قبضے میں ہیں, اور تم کو اس کی کیا خبر کہ وہ نشانیاں جس وقت آ جائیں تو یہ لوگ تب بھی ایمان نہ لائیں گے. کوئی شرط ہے کہ بندہ نشانی دیکھ کر مان جائے؟ 6000 آیتیں پڑھ کے قرآن کی کون سارے مان جاتے ہیں, تو کہاں کوئی ایک معجزہ دیکھ کر مانے گا. اور بات یہی ہے کہ وَنُقَلِّبُ أَفْئِدَتَهُمْ وَأَبْصَارَهُمْ كَمَا لَمْ يُؤْمِنُوا بِهِ أَوَّلَ مَرَّةٍ وَنَصَرُهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ, اور ہم بھی ان کے دلوں کو اور ان کی نگاہوں کو پھیر دیں گے جیسا کہ یہ لوگ اس پر پہلی دفعہ ایمان نہیں لائے, اور ہم ان کو ان کی سرکشی میں حیران رہنے دیں گے. دعا کیجیے اللہم لا تجعلنا منہم. یہ ہے 110 میں مہر شدہ دل کی مثال. القلب والمطبوع علی, دل پر جب مہر لگتی ہے تو کیا ہوتا ہے؟ یہ ہوتا ہے. ونقلب افئدتہم وابصارہم, راہ ہدایت سے دوری دلوں کی سیاہی کا سبب بنتی ہے. پھر حق اور باطل کا فرق مٹ جاتا ہے, ہدایت اور گمراہی کا فرق مٹ جاتا ہے, کفر اور ایمان کا فرق مٹ جاتا ہے. اللہ نہ کرے ہم میں سے کوئی اتنا زیادہ گرا ہو, اور اگر گرے بھی تو بھی کوئی بات نہیں, آج ہی نئے سرے سے کلمہ پڑھیے, کیونکہ زبان سے کہہ بھی دیا لا الہ الا اللہ تو کیا حاصل, دل و نگاہ مسلمان نہیں تو کچھ بھی نہیں. آج نیا کلمہ پڑھیں گے حق کو پانے کے بعد. آج ہم نے ایک نیا حق پایا تو کلمہ شعوری پڑھیں گے تو پھر ہی اللہ کی مدد آئے گی. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. اے اللہ, اے رب, ہم سے قبول فرما, بے شک تو خوب سننے والا خوب جاننے والا ہے, اور ہم پر رحمت اور مغفرت کی نظر فرما. بے شک تو ہی بہت توبہ قبول کرنے والا مہربان ہے.